मुफ्ती तारिक मसूद स्पीचेस को सब्सक्राइब करें।
الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وإذا جاءهم أمر من الأمن أو الخوف أذاعوه به وإذا جاءهم أمر من الأمن أو الخوف أذاعوه به ولو ردوه إلى الرسول وإلى أولي الأمر منهم لعلمه الذين يستنبطونه منهم وقال الله تعالى من يطع الرسول فقد أطاع الله وقال تعالى أرأيت الذي يكذب بالدين فذلك الذي يدع اليتيم قرآن مجید کی چند آیات پڑھی ہیں اللہ تعالیٰ سے دعا ہے اللہ تعالیٰ صحیح طرح سے بات کہنے کی سننے کی سمجھنے کی اور پھر عمل کی توفیق عطا فرمائے۔ قرآن مجید نے بہت ساری برائیوں کی جڑ جس بات کو قرار دیا وہ آخرت پر ایمان نہ رکھنا۔ جب انسان کو یہ خوف نہیں ہوتا کہ وہ حساب و کتاب دے گا تو اس سے بڑا مجرم دنیا میں پھر کوئی نہیں ہے۔ میں چونکہ سوشل میڈیا کو وقتاً فوقتاً دیکھتا رہتا ہوں، لوگوں سے بھی صبح و شام ملاقاتیں ہوتی ہیں، ہر طرح کے بندے سے ملاقات ہوتی ہے، اور سوشل میڈیا تو ایک ایسی چیز ہے جو بالکل نیوٹرل ہو کے پبلک کا جو دماغ ہے، جو مزاج ہے، جس طرف کو لوگ جا رہے ہیں وہ آپ کے سامنے آ جاتا ہے۔ اور چونکہ اس وقت جتنا اثر سوشل میڈیا کا ہے، جتنا بڑا ٹیچر سوشل میڈیا ہے، اتنا بڑا ٹیچر کوئی بھی نہیں ہے۔ ٹک ٹاک ہے، یوٹیوب ہے، فیس بک ہے، انسٹاگرام ہے، اور پتہ نہیں اور بھی کتنے ساری ایپس آ جائیں۔ ہر آدمی کا اپنا تجزیہ ہوتا ہے۔ میرا تجزیہ یہ ہے کہ سوشل میڈیا کے ذریعے خیر کا کام تو ہو رہا ہے لیکن شر بہت زیادہ ہے۔ شر دو طرح کا ہے، ایک شر تو وہ ہے جو آسانی سے سمجھ میں آ جاتا ہے، یہ بے حیائی، فحاشی، یہ بھی بہت بڑا شر ہے۔ نوجوانوں کی زندگیاں تباہ ہو رہی ہیں لڑکیوں کو دیکھ دیکھ کے، شہوت دماغوں پہ سوار ہے، سکون برباد ہے، پھر جب حلال راستہ نہیں ملتا تو بیسیوں ناجائز راستے نکالے ہوئے ہیں۔ کوئی اس پر پابندی لگانے والا نہیں ہے، کوئی آواز اٹھانے والا نہیں ہے۔ علماء آواز اٹھاتے ہیں ممبروں پہ، ان کی آواز کوئی سنتا نہیں ہے۔ ایک اور بہت بڑا فتنہ ہے، وہ ہے پروپیگنڈا، غلط خبریں شائع کرنا۔ غلط خبریں شائع کرنا بھی اتنا بڑا پروپیگنڈا شاید نہ ہوتا. جب بھی کوئی نیوز چلتی ہے تو ہم 100% یقین نہیں کر لیتے کہ یہ سچ ہے یا جھوٹ ہے. ہمیں کیا پتا. پروپیگنڈے میں جو بڑا پروپیگنڈا ہے غلط خبر اس اسٹائل سے چلانا کہ وہ نیوز نہیں ہے بلکہ وہ آپ کی ایک باقاعدہ تحقیق ہے. ایک تو ہے نا آپ کسی کے حوالے سے کوئی نیوز چلاتے جی ہمیں یہ بتایا گیا ہے, ہم اس کے ذمہ دار نہیں ہیں کہ یہ صحیح ہے یا غلط ہے. ایک ہے اس طرح سے غلط خبریں چلانا, اس طرح اس کو پروموٹ کرنا کہ سامنے والے کو شک بھی نہ ہو کہ یہ جھوٹ بول رہا ہے. بات آ رہی ہے سمجھ میں کہ نہیں آ رہی. سامنے والے کو ذرہ برابر بھی شک نہ ہو. اس کو آواز کو سیٹ کریں نا, گونج رہی آواز بھائی. یہ بہت بڑا پروپیگنڈا ہو رہا ہے. سوشل میڈیا پہ الزام لگتے ہیں فلاں کی بیوی نے بتایا کہ وہ ایسا ہے. لوگ کہتے ہیں توبہ توبہ استغفر اللہ استغفر اللہ. ایسا ہے, ہمیں کیا پتا تھا ایسا نکلے گا. یہ تم نے خود سنا ہے کہ فلاں کی بیوی نے بتایا ہے. بیوی نے بتایا ہے تو سچ بولا ہے جھوٹ بولا ہے, جو مرضی اٹھا کے پھینکتے رہو. اچھا اس پہ تبصرہ نہیں ہوگا کہ سچ بولا ہے کہ جھوٹ بولا ہے. آگے اس پہ ایک عمارت کھڑی ہوگی, فلاں نے اپنی بیوی کے بارے میں یہ بتایا ہے کہ یہ ایسی تھی. تبصرے شروع ہو جائیں گے. آپ اس کو ہلکا سمجھ رہے ہو. میں سمجھتا ہوں اس وقت ہمارے جو ملکی حالات ہیں اس میں بھی, مذہبی لحاظ سے جو تباہی پھیل رہی ہے اس میں بھی, اور تعلیم کے میدان میں جو ہم پیچھے جا رہے ہیں اس میں بھی, غربت مہنگائی میں بھی, ہر چیز میں جھوٹی خبروں نے جتنا مؤثر کردار ادا کیا ہے اتنا شاید کسی چیز نے کردار ادا نہ کیا ہو. یہ دور ہے پروپیگنڈے کا, یہ وار ہے پروپیگنڈے کی. جو جھوٹ بولنے میں کامیاب ہو گیا اور اس کا جھوٹ پروموٹ ہو گیا وہ جیت جائے گا یہ جنگ. ہمیں یہ چیز سمجھنے کی ضرورت ہے. آپ کو پتا ہے ہٹلر نے جب عالمی جنگ شروع کی تو اس نے دو چار بندے پروپیگنڈے کے لیے بٹھائے ہوئے تھے کہ اتنا جھوٹ بولنا, اتنا جھوٹ بولو کہ لوگ اس کو سچ سمجھنے لگے. تو آج بھی یہی ہو رہا ہے سوشل میڈیا پہ, جھوٹ 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 جھوٹ. کوئی تحقیق نہیں ہوتی کسی کی. شخصیتوں پہ الزام لگائے جاتے, جو ملک کے خیر خواہ ہوتے ہیں وہ برے بن جاتے ہیں, جو برے ہوتے ہیں وہ خیر خواہ بن جاتے ہیں. مخلص آدمی کے لیے ملک میں کام کرنا ہی مشکل بن چکا ہے, وہ پروپیگنڈے کا شکار ہو جاتا ہے. دو چیزیں ہمارے ہاں سوسائٹی میں, گھر میں, ملک میں اصلاح کے لیے بہت ضروری ہیں. یہ دو چیزیں میری بتائی ہوئی نہیں ہیں, یہ اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم کی بتائی ہوئی چیزیں. ان دو چیزوں کو پلے باندھ لیں, زندگی سکون سے گزرے گی آپ کی. اگر آپ اپنی زندگی میں لے آئے تو آپ کی زندگی سکون سے, اگر قوم من حیث القوم اپنی زندگی میں لے آئی تو قومیں سدھر جاتی ہیں, سنور جاتی ہیں. اس سے دیکھو اس وقت ملکی حالات میں سب پریشان ہیں, کوئی کس کو ذمہ دار ٹھہرا رہا ہے, کوئی کسی پہ بلوا ڈال رہا ہے کہ فلاں نے ایسا کیا, فلاں نے ایسا کیا, فلاں نے ایسا کیا. اگر ہم دو چیزوں کا اہتمام کر لیں, اپنی نجی زندگی میں بھی اور قومی سطح پہ زندگی میں بھی, بہت سارے حالات ہمارے سیدھے ہو سکتے ہیں. ایک, جب تک کسی خبر کی پوری تحقیق نہ ہو جائے, اور تحقیق ریسرچ پیپروں سے نہیں ہوتی, یہ خوب سمجھ لو, جو جھوٹ بولتے ہیں وہ ریسرچ پیپر بھی غلط لکھ سکتے ہیں. تحقیق ہمیشہ اس فیلڈ کے ماہرین سے، اگر کوئی علم کا شعبہ ہے اور اگر کسی کی ذات کے بارے میں الزام ہے تو اس ذات سے جب تک رابطہ نہ ہو جائے، یا اس کے قریبی متعلقین سے جب تک رابطہ نہ ہو جائے، وہ متعلقین جو جن کا اپنا مفاد نہ ہو، جب تک ان سے رابطہ نہ ہو جائے، کسی شخص کے، کسی ادارے کے، کسی قوم کے بارے میں رائے قائم بولو مت کرو. ایک طوفان بدتمیزی سوشل میڈیا پہ، ہر شخص ملک کے خلاف بکواس کر رہا ہے، ہر شخص ملک کے خلاف بول رہا ہے. مجھے ان بولنے والوں پر اشکال نہیں ہوتا، وہ تو ایجنٹ ہیں، بیٹھے ہوئے ہیں اس کام کے لیے. اشکال ہوتا ہے نیچے کمنٹس دیکھ کے، لوگ اس کو سچ سمجھ رہے ہیں. بولے جا رہے ہیں، بولے جا رہے ہیں، بولے جا رہے ہیں. ہر دوسرا کلپ آپ دیکھ لو، شارٹ کلپس آ رہے ہیں نا آج کل، اتنے ان کے ویوز ہیں، اتنے ملینز ملینز اور اتنے کمنٹس. تو اندازہ ہوتا ہے کہ سوشل میڈیا کو یہ پاور حاصل ہو گئی ہے، وہ باقاعدہ فوج ہے، کسی بھی ملک کی ایک آرمی بن چکی ہے، جو حکومتوں کو گرا بھی سکتی ہے اور حکومتوں کو بنا بھی سکتی ہے. آپ بتاؤ، کسی قوم کو ایک ایسی اندھی بحری قوت کے حوالے کر دیا جائے جسے مینج کرنے والا کوئی نہ ہو، جو بے لگام ہو، تو اس قوم کی تباہی ہے یا نہیں ہے؟ مجھے ایک بات بتاؤ. یعنی آپ جو پالیسیاں، آپ کی جو ملک کی عوام سوچے گی، بنائے گی، وہ ایک آزاد سوشل میڈیا کے ذریعے، اور وہ سوشل میڈیا کو، اس کو اجازت ہے کہ وہ جھوٹ بول سکتا ہے، اور اس جھوٹ کو پہچاننے والا، اس پہ تحقیق کرنے کی لوگوں میں صلاحیت نہیں ہے. کسی قوم کو ایسے میڈیا کے حوالے کر دیا جائے تو اس قوم کا بھیانک انجام ہوگا کہ نہیں ہوگا؟ ملک ہمیشہ ملک جو چلانے والی قوتیں ہوتی ہیں وہ ہمیشہ ایک منظم ادارے ہوتے ہیں، یا منظم حکومتیں ہوتی ہیں، چاہے وہ سیاسی ہوں، چاہے وہ فوجی ہوں، ہمیں اس سے بحث نہیں ہے. وہ صحیح بھی ہو سکتے ہیں، وہ غلط بھی ہو سکتے ہیں، اس سے بھی ہمیں بحث نہیں ہے. لیکن کنٹرول اداروں کے ہاتھ میں ہوتا ہے، یا حکومتوں کے ہاتھ میں. حکومت بھی ایک ادارہ ہے نا، ایک منظم، ایک مینجمنٹ کو حکومت کہا جاتا ہے. اگر سوشل میڈیا کے حوالے قوم کو کر دیا آپ نے، تو بھائی سوشل میڈیا پہ تو جو جتنا زیادہ وائرل ہوگا اس کا اثر اتنا زیادہ ہوگا. جو جتنا اچھا جھوٹ بولنا جانتا ہوگا اس کی بات اتنی زیادہ پھیلے گی. اچھا جھوٹ بولنا کسے کہتے ہیں؟ میں آپ کو بتاتا ہوں. ابھی آپ کہیں گے جھوٹ تو جھوٹ ہے، اچھا کیا؟ بہت لوگ بڑے اچھے طریقے سے جھوٹ بولتے ہیں جو کہ آج کل بول رہے ہیں. میں اپنی بات کر لیتا ہوں. میرے بارے میں کلپ چلا ہے ابھی، ایک صاحب نے ڈراپ شپنگ کو پروموٹ کرنے کے لیے. ایک تو یہ بات خوب اچھی طرح سمجھ لو، آج کل نا آپ کا کلپ وائرل اس وقت تک نہیں ہوگا جب تک آپ اپنے کلپ میں دو چار گالیاں مولویوں کے لیے نہ نکالو. آپ اس کے بغیر آپ کا کلپ چلتا ہی نہیں ہے. لوگ کہتے ہیں فلاں ہمارا نام لگا کے اتنے اپنے کلپ چلا رہا ہے، حالانکہ وہ ہمارا نام لگا کے چلا رہا ہوتا ہے، جھوٹ وہ بول رہا ہوتا ہے، بدنام کس کو کر رہا ہوتا ہے؟ دوسرے کو کر رہا ہوتا ہے. مثال کے طور پر میں، یہ سوشل میڈیا پہ بڑے مشہور ہیں، فرض کریں میں نے کہا یہ دیکھو میرا نام لگا کے اپنے کلپ کو وائرل کر رہے ہیں، حالانکہ میرا مقصد یہ ہوگا کہ میں اس کا نام استعمال کروں تاکہ اس بہانے میرا یہ والا کلپ کیا ہو جائے، وائرل ہو جائے. اب لوگوں میں اتنی سینس نہیں ہوتی کہ ابے بھائی جو کام یہ کر رہا ہے الزام تم کس پہ لگا رہے ہو، تم اس پہ لگا رہے ہو، حالانکہ اصل میں یہ چالاکی کر رہا ہے، لیکن یہ اتنا مکار اور اتنا چالاک ہے کہ اس کا مقصد تھا کہ میں مارکیٹ سے، میڈیا کی دنیا سے چونکہ شارٹ ہو گیا ہوں، تو اب میں نے اپنے آپ کو وائرل کیسے کرنا ہے. تو بھائی کسی مشہور پہ کوئی الزام لگاؤ. اب الزام مل نہیں رہا تو یہی الزام لگا دو کہ یہ مشہور میرا نام استعمال کر کے مشہور ہو رہا ہے. ٹھیک ہے نا، چالاکی سمجھ رہے ہیں؟ ہوشیاری سمجھ میں آ رہی ہے؟ نہیں آ رہی میرا خیال ہے. تو ایک صاحب ہیں، وہ ڈراپ شپنگ کے حوالے سے انہوں نے کلپ بنایا میرے خلاف، سبھی علماء کے خلاف بنایا، میرے کیا. उसमें कहा इन उलमा को ड्रॉप शिपिंग का कुछ पता नहीं है, ये घरों में बैठे हैं, मस्जिदों में बैठे हैं, मदरसों में बैठे हैं और ड्रॉप शिपिंग को इन्होंने हराम कह दिया। और फिर मेरा नाम लिया कि 2014 में मुफ्ती तारिक मसूद साहब ने यूट्यूब को हराम कहा, जिसकी वजह से मेरा अपना चैनल मैंने बंद कर दिया। 2015 में इनका अपना चैनल बना तो इन्होंने जायज कर दिया। तो ये मौलवी लोग जब अपने चक्कर में होते हैं तो यूं करते हैं और फलाना, और नीचे लोगों ने उसको ना लव यू और फूल और वगैरह वगैरह। किसी को ये मैं देख रहा था दर्जनों कमेंट्स में कोई एक कमेंट्स हो जो इससे मुतालबा कर ले कि ये जो तुमने मुफ्ती तारिक मसूद पे इल्जाम लगाया है इसकी कोई सबूत कोई दलील कि 2014 में हराम किया, 2015 में हलाल कर दिया और ड्रॉप शिपिंग को नाजायज कहते हैं ये लोग, इनको ड्रॉप शिपिंग का कोई पता है ही नहीं। इसमें बहुत सारे इल्जाम आते हैं। और फिर आगे देखो ये मौलवी ऐसे ही है, ये बिल्कुल वो स्टाइल है जो जुलेखा का स्टाइल था जब यूसुफ अलैहिस्सलाम पे उसने तोहमत लगाई। जुलेखा बंद कमरे में यूसुफ अलैहिस्सलाम को जिना की दावत देती है, ऐसा ही है ना। हमारे पास जो अल्लाह का कलाम पहुंचा वो झूठा नहीं हो सकता, उसमें जो अल्लाह ने हमें खबर दी, जो न्यूज थी हमारे पास, वो क्या थी कि कोशिश किसने की है बदकारी की, बोल लो ना भाई, जुलेखा ने। यूसुफ अलैहिस्सलाम का जिगर था, यंग जवान और इंतहाई खूबसूरत औरत, अजीज़े मिस्र की बीवी कोई बदसूरत नहीं होगी और मिस्र का हुस्न तो वैसे ही मशहूर है। कंवारे भी हैं, बहुत ताकतवर भी हैं। वलकद हम्मत बिही व हम्मा बिहा, कुरान कहता है वसवसों की हद तक या जज्बात जो यूसुफ अलैहिस्सलाम के दिल में भी पैदा हुए, जवान थे, रग़बत पैदा हुई। लेकिन क्या फरमाया, माज़ अल्लाह इन्नहु रब्बी अहसन मसवाया, मैं कैसे गुनाह करूं, उसके एहसानात का कैसे इंकार करूं मैं। और दरवाजे की तरफ दौड़े बचने के लिए। दरवाजा जैसे ही खुलता है, अलकाया सईदाहा लदल बाप, कुरान कहता है कि औरत ने अपने शोहर को दरवाजे के सामने पाया। बात समझ में आ रही है कि नहीं आ रही है, ये मैं प्रोपेगंडे को एक्सप्लेन कर रहा हूं कि किस तरह से झूठे इल्जामात लगते हैं। अल्फया सईदाहा लदल बाप, अब जुलेखा का कॉन्फिडेंस देखें। अगर जुलेखा इस जमाने में होती और इंस्टाग्राम पे अपना एक चैनल बनाती और तोबा ना की होती उसने उस जुर्म से जो, तो आप सोचो कि इस वक्त उसको पैसे खिला के कितने जबरदस्त जबरदस्त प्रोपेगंडे उसके जरिए करवाए जा सकते थे। क्योंकि झूठ बोलने के लिए सबसे पहले यह जरूरी है कि झूठ बड़े कॉन्फिडेंस के साथ बोले आप। अगर झूठ बोलते हुए जरा सा आप कंफ्यूज हो रहे हैं, लोग समझ जाएंगे ये झूठ बोल रहे हैं, तो बड़े कॉन्फिडेंटली आप झूठ बोल, थोड़ा हंसे भी मुस्कुराए भी, इस तरह से होता है झूठ। मैं आज ही लोगों को थोड़ा एक्सपोज करूंगा ना, जो क्या क्या झूठ मार्केट में सोशल मीडिया के जरिए चल रहा है। और हर दूसरा तीसरा क्लिप या तो मुल्क के खिलाफ आएगा, कंट्री के खिलाफ, या मौलवियों के खिलाफ। इसका मतलब मौलवी और मुल्क में कोई मुनासबत है, कुछ मुनासबत है पाकिस्तान में और मौलवियों में, लिहाजा दोनों की पूरी दुनिया वाट लगाना चाहती है कि ना ये मुल्क रहे ना मौलवी रहे। उनको पता है कि इस मुल्क को बचाने वाला तबका सिर्फ मजहबी है, बाकियों की तोंदें भरी हुई हैं, उनको कोई शौक नहीं है, सिर्फ मजहबी तबका है जो जाने देगा इसके लिए। मजहब को हटा दे तो क्या बचेगा हमारे पास, मोटिवेशन कहां से मिलेगी मुल्क के लिए जान देने की। समझ में आ रही है बात कि नहीं आ रही है। और फिर इल्जाम देखो चांद पे चले गए, वो मौलवी ये कर रहा है, वो चांद पे चले गए। मौलवी ने तुम्हें चांद पे जाने से रोका है यार, तुम अपनी यूनिवर्सिटियों का हाल तो देखो जाके। मैं वाहिद बच्चा था स्कूल में जो मौलवी का बच्चा था। मेरे वाले साहब हाफिज़े कुरान थे, वैसे तो पाकिस्तान नेवी में, लेकिन नमाज भी पढ़ाया करते थे, मस्जिद के इमाम भी थे। मैं वाहिद था जो नकल नहीं करता था। मेरे अब्बा ने बताया था हराम है इस्लाम में, और सारे फर्रे मोटे मोटे लेके हल कर रहे होते थे। कराची के स्कूलों की बात कर रहा हूं। एक खैर थी मौलवी जो तुम्हें करप्शन से रोक रहा था, उसके भी तुम खिलाफ हो गए तो तो वो जो ड्रॉप शिपिंग के हवाले से मोहतरम ने क्लिप में कहा, और ये मैं एक शख्स से रद्द करना मकसद नहीं है, YouTube और Facebook की दुनिया में ऐसे बीसियों लोग भरे हुए हैं, बीसियों लोगों से ये ऐप्स भरी हुई हैं। उन्होंने कहा ड्रॉप शिपिंग को इन मुफ्तियों ने हराम करार दिया। पहला झूठ ये कि ड्रॉप शिपिंग मुफ्तियों ने हराम करार नहीं दिया है, ड्रॉप शिपिंग हलाल है, कुछ पाबंदियां लगाई हैं कि शरण इन पाबंदियों के बगैर आप कोई बिजनेस भी नहीं कर सकते, ड्रॉप शिपिंग हो या कोई भी हो। एक कब्जे से पहले आगे माल बेचना इस्लाम में जायज बोलो नहीं है, ये सही हदीस है इस बारे में, ला तबी माल लैसा इंदक, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो चीज अभी तुम्हारे पास है ही नहीं, जिसके तुम मालिक ही नहीं हो, उसको आगे नहीं बेच सकते। आप लोग चाहते हो जुए सट्टे लोगों में प्रमोट करके नोट छापो, जब मौलवी इसमें रुकावट बनता है, हालांकि मौलवी को इसमें कोई फायदा नहीं है रुकावट बनने का, वो हक बयान करता है, तो बजाय इसके कि आप जुए और सट्टे के बाजार को खत्म करो, आप बताओ इससे पैसे की जो रूलिंग होगी, जो पैसा सोसाइटी में घूमेगा, ये नेचुरल होगा क्या? एक चीज आपने ली नहीं है, आपके कब्जे में नहीं है, उधर से खरीदी, आगे उधर किसी को पहना दी, इससे खरीदो फरोख का अमल बढ़ जाएगा और ये नेचुरल नहीं होगा, चीजों की वैल्यू बढ़ती है इन चीजों से। हमारे पैगंबर ने पाबंदी लगा दी हमारे ऊपर कि जब तक कब्जा नहीं है, सिर्फ मिल्कियत में दाखिल होना भी काफी नहीं है, जब तक कोई चीज आपके जमान और रिस्क में नहीं आ जाती आप उसको आगे नहीं बेच सकते। दलील दिया हजरत उस्मान जाते थे और कमीशन पता नहीं क्या क्या फजूल फजूल ना ऐसे ना कुछ सर ना पैर, कमीशन एजेंट बनना एक अलग चीज है, कमीशन एजेंट जामिन नहीं होता, लेकिन वो एक ही चीज दूसरे को बिकवा रहा होता है, उसमें जामिन फिर वो होता है जो मालिक हो। मैं अभी मिसाल से समझाता हूं इसको, ये तो मेरा टॉपिक नहीं है ड्रॉप शिपिंग, लेकिन मैं अभी बताता हूं कि मौलवियों को बहुत कुछ पता है अल्हम्दुलिल्लाह, आपसे ज्यादा पता है ड्रॉप शिपिंग का। ये कहते नहीं मदरसे में रहते हैं और मस्जिद में रहते हैं और इनको क्या पता, ये बिल्कुल ऐसे ही है जैसे एक डॉक्टर मेडिकल कॉलेज में रहता है, अपनी क्लिनिक में रहता है, उसको उसको लोगों के इलाज का क्या पता। तो इलाज का तो पता ही उसको होगा जब मेडिकल कॉलेज में रहेगा और क्लिनिक में रहेगा, तो मदरसे में जो रहेगा तो मसाइल वही आते हैं, वही तहकीक करेगा, इंश्योरेंस क्या है, सूद क्या है, हलाल क्या है, हराम क्या है, उसको तो तहकीक का मौका मिलेगा, वहां ताजिर आते हैं मसाइल पूछने के लिए, डॉक्टर्स आते हैं मसाइल पूछने के लिए। हर मदरसे की बात नहीं कर रहा, वो मदारिस जहां दारुल इफ्ता है, जहां जहां फतवा सादिर किया जाता है, वो उनको तो तहकीक का आपसे करोड़ों गुना ज्यादा मौका मिलता है। हम मदरसे में यकीनन बंद रहते हैं, लेकिन बंद रह के क्या पढ़े रहते हैं वहां पे? आप देखो जितने मुफ्तियाने कराम है, कोई 20 साल से फतवे का काम कर रहा है, कोई 15 साल से, तो फतवे के काम में रिसर्च ही तो है, तो रिसर्च तो मुतालिका लोगों से होती है। मुझसे किसी ने ब्लॉकचेन के बारे में सवाल किया और मुझे बोला इनको मौलवियों को क्या पता ब्लॉकचेन का, तो और ये तो मदरसे के अंदर बंद रहते हैं, ये मदरसे के अंदर बंद रहते हैं। मैंने कहा मेरे भाई मैंने 1999 या 2000 में ब्लॉकचेन पे तहकीक की थी और मदरसे के अंदर रह के नहीं की थी, इनका मरकज था हसन स्क्वायर में, हसन स्क्वायर में इनका ऑफिस था, वहां गोल्डन की के नाम से इन्होंने इस बिजनेस को प्रमोट करना शुरू किया था, तो हमारे टीचर्स की तरफ से हमारी तश्कील थी कि इनकी इनके लेक्चर अटेंड करो और समझो कि ये सिस्टम है क्या। उनके लेक्चर्स अटेंड करने के बाद हमने फतवा दिया था कि ये नाजायज है, समझ में नहीं आ रही मेरा ख्याल है बात। आजकल के जो स्कॉलर्स आ रहे हैं ना, जो कह रहे हैं मौलवियों को क्या पता तिजारतों का, उनको वाकई कुछ नहीं पता है, क्योंकि वो कल आए और आज फतवा देना उन्होंने शुरू कर दिया। नहीं आ रही मेरा ख्याल है बात समझ में, मैं कोशिश करता हूं अपनी आवाज स्लो रखूं, जैसे तमीज से बयान चल रहा था ना, गुस्सा ना आने दो। तमीज से जो बात होती है वो क्या होती है? अच्छी होती है। तो पहला इल्जाम ये लगा दिया इन मौलवियों का ड्रॉप शिपिंग का, ये ऐसे ही है जैसे ब्लॉकचेन का नहीं पता। हमें पता है भाई, हम आपको आज पता चला है, हम जब मदरसे से फारिग हुए थे तो इसी इन्हीं मसाइल की तहकीक में लग गए थे हम, हमें उस वक्त से पता है। नाम चेंज होते रहते हैं इसलिए बाद दफा कंफ्यूजन होती है, बाद दफा मसाइल लोग पूछते हैं कि जी ये बिजनेस कैसा है, उनको हम कहते हैं भाई हम सर्च करेंगे ये है क्या, तो पता चलता है कि ये वही पुराना है, नाम क्या हो गया इसका, चेंज हो गया। समझते हो या नहीं समझते। अब ये ब्लॉकचेन वाले भी बहुत मौलवियों के खिलाफ हो गए हैं, असल में ये लोग चाहते हैं मौलवी खतने कराए लोगों की ना, और कान में अजान दिया करे और सिर्फ नमाज और हज तक रहे, ये हमारे खरीदो फरोख के मामलात में टांग ना अड़ाए। तो मौलवी टांग नहीं अड़ा रहा, खूब समझ लो, मौलवी से जब पूछा जाता है बता देता है कि ये हलाल है हराम है। टांग अड़ाना तो जब होता है जब जाके हम आपको रोक रहे होते, तो ये काम तो पुलिस का है, हमारा थोड़ी है, पुलिस नहीं कर रही तो हम क्यों करें भाई। अभी तो टांग अड़ा नहीं रहे हैं तो ये हाल है, अड़ाना शुरू कर दी तो क्या हाल होगा। और ये इल्जाम मौलवियों पे नया नहीं है, बड़ा पुराना इल्जाम है। शोएब अलैहिस्सलाम ने जब कौम से कहा ना कि नाप तोल में कमी ना करो, देखो इस्लाम तमाम गैर अखलाकी कमाने के तरीकों को रोक देता है, पाबंदी लगा देता है। जितने भी इस्लाम में खरीदो फरोख के अहकाम है ना, ये हलाल ये हराम, वो तमाम अहकाम वो हैं जिससे एक शख्स को तो बड़ा फायदा हो रहा होता है लेकिन कौम को नुकसान हो रहा होता है। उन तरीकों पर इस्लाम ने पाबंदी लगाई है। अब जिस शख्स को नुकसान हो रहा है, अगरचे कौम को फायदा हो रहा है, लेकिन वो शख्स को फिर मौलवियों पे गुस्सा आता है कि यार मेरा मैं क्लिप बना बना के डाल रहा हूं, ड्रॉप शिपिंग हर तरह से हलाल है और मुझे पैसे इस चीज के मिल रहे हैं, और उधर मुफ्ती तारिक मसूद का क्लिप चला दिया कि कब्जे से पहले बैह करना क्या है, नाजायज है, तो फिर वो मौलवियों पे अपनी छड़क उतारेगा। तो भाई हमने तो बताया है ना हराम है, हम किसी के मामलात में घुस के थोड़ी कह रहे हैं कि तू हराम है तू कर क्यों रहा है, तो बता दिया हमने, पूछा लोगों ने हमसे पूछा हमने बता दिया भाई जायज नहीं है। ये नहीं कहा कि ड्रॉप शिपिंग नाजायज है, ड्रॉप शिपिंग में जायज सूरतें भी है नाजायज सूरतें भी है। आप ये चाहते हो कि तमाम इस्लाम की पाबंदियों को तोड़कर आप हलाल हराम का फर्क किए बगैर, जैसे गोरे गोरा फर्क नहीं करता, गोरे के हलाल हराम का बस एक कॉन्सेप्ट है धोखा ना दो किसी को। इस्लाम कहता है सिर्फ इतना काफी नहीं है कि धोखा ना दो, कुछ तिजारत के तरीके ऐसे पैसा सिमट के चंद हाथों में आता है, चंद दिन में इंसान करोड़पति बन जाता है, लेकिन कुछ लोगों का दिवालिया हो रहा होता है उसमें। इस्लाम उन तरीकों पर पाबंदी लगाता है। जुआ क्यों हराम है इस्लाम में? कुछ भी नहीं करना पड़ रहा आपको, एक दुप्पल पे है कि या तो इतने पैसे आए या इतने पैसे डूब गए। एक रुपया का जुआ भी इस्लाम ने हराम कर दिया, क्योंकि जहां एक रुपया का जुआ होगा वहां एक अरब का भी होगा। समझ में आ रही है बात कि नहीं आ रही है? अब सूदी निजाम ने देखो पूरी दुनिया को किस तबाही के दहाने पर लाके खड़ा किया है। इस्लाम ने 1400 साल पहले पाबंदी लगा दी। भाई आप देखो इन्वेस्टर क्या कर रहा होता है। ये मैं इसलिए कह रहा हूं कि ये जो इल्जाम लगे ना मौलवियों को नहीं पता, तो आपको पता चल जाएगा मौलवियों को आपसे ज्यादा पता है। अब आप देखो सूदी निजाम में क्या, 1 करोड़ रुपए आपने इन्वेस्ट किए, आप रिस्क नहीं लेते और आपको हर महीने 5000 या 10000 प्रॉफिट मिल रहा है। कारोबार करने वाले को फायदा हो नुकसान हो इससे आपको कोई गरज नहीं होती। इन्वेस्टर पहले से मालदार होता है, वो मजीद मालदार हो जाता है, और जो मेहनत करने वाला, जो बिजनेस में मेहनत करने वाला है, उसकी मेहनत का कभी फल मिलता है कभी नहीं मिलता। और जो करोड़पति पहले से था जिसको पैसों की जरूरत नहीं है, वो हर महीने बैठ के नोट छाप रहा है। इस्लाम ने कहा तेरे पास अगर पैसा है ना और तू घर में बैठ के पेड़े खाना चाहता है तो ठीक है, तुझे इजाजत है घर में बैठ के पेड़े खा, लेकिन एक रिस्क तुझे लेना पड़ेगा। जहां इन्वेस्ट करेगा अगर उसको लॉस हुआ तो लॉस उसका नहीं है, लॉस तुम्हारा है। जैसे प्रॉफिट अगर तुम्हारा है ना, प्रॉफिट में शेयरिंग होगी। मैंने 1 करोड़ रुपए जैद को दिए। अब इस्लाम पाबंदी ये लगाता है कि 1 करोड़ आपने जैद को दिए, जैद आएगा जी मुझे 1 करोड़ रुपए चाहिए, आप कहेंगे क्यों चाहिए, वो कहेगा जी मैंने बिजनेस करना है। इस्लाम क्या कहता है? भाई आप उससे कहें बिजनेस में आपकी मेहनत होगी, मेरा पैसा होगा, प्रॉफिट हुआ तो इतने परसेंट मेरा इतने परसेंट आपका। ये प्रॉफिट हुआ तो चूंकि आपने मेहनत भी की है, मेहनत की है ना आपने, तो उसका परसेंटेज जितनी मेहनत करोगे उतना उतनी परसेंटेज आपकी बढ़ती चली जाएगी। भाई जितना ज्यादा प्रॉफिट होगा परसेंटेज में नफा उतना ही बढ़ जाएगा ना। अबे क्या हो गया, देखो 1 करोड़ रुपए मैंने इसको दिए, मैंने कहा भाई तू 1 करोड़ पे अगर 1 लाख कमाएगा तो 25,000 तेरा, 75,000 मेरा, फर्ज करो मैंने ऐसे कह दिया। तो ये जितनी मेहनत करेगा इसको मेहनत का सिला उतना ज्यादा मिलेगा कि नहीं मिलेगा? प्रॉफिट बढ़ेगा तो 25%, अगर 2 लाख का नफा हुआ तो 25,000 के बजाय 50,000 हो गए इसके, मेरा भी प्रॉफिट हो रहा है लेकिन इसका भी बढ़ रहा है। लेकिन अगर इसको लॉस हुआ तो इस्लाम कहता है टोटल लॉस किसका है? इन्वेस्टर का है, लॉस में ये शरीक नहीं होगा, इसमें इस मजदूर को फायदा पहुंचाया है।
इसलिए कि इसके पास तो पहले ही पैसा नहीं है, ये तो मेहनत करना चाह रहा है, लॉस इसके ऊपर डालोगे ये तो बेड़ा गर्क हो जाएगा बेचारे का, लॉस हमेशा इन्वेस्टर का होगा। सवाल पैदा होता है तो इन्वेस्टर पे जुल्म है ना कि भाई लॉस इसने किया है, जानकर किया हो तो एक अलग बात है, फिर जामिन होगा। लॉस से वो मुराद है कि कुदरत की तरफ से प्रॉफिट हो ही नहीं रहा। हर कारोबार में इंसान की मेहनत का असर नहीं होता, बाज दफा कस्टमर अल्लाह भेज देता है, बाज दफा अल्लाह नहीं भेजता। इसने खुद जाया किया वो तो एक अलग बात है, वो तो अमानत में खयानत है। अब सवाल पैदा होता है जी इस लॉस इन्वेस्टर क्यों उठा रहा है, इसमें इन्वेस्टर का क्या नुकसान है। हम ये कहते हैं जब तू घर बैठे पेड़े खा रहा है ना, तो घर बैठे पेड़े खाना इस्लाम में आसान नहीं है, रिस्क लेना पड़ेगा तो पेड़े खाने की इजाजत है, ताकि लोग कम से कम इन्वेस्ट करें पैसा। उनको पता हो कि आज लोग मेरे पास आते हैं कि मुफ्ती साहब हम तो किसी को पैसा इन्वेस्ट करना चाहते हैं ना, हमें तो हर महीने 20,000 रुपए चाहिए। मैं कहता हूं लॉस में शरीक हो उसके साथ, तो वो कहते हैं अगर भाई वो तो पैसे लेके भाग जाएगा, लोग हमें कह रहे होते हैं वो तो लॉस ही दिखाता रहेगा। उसका जवाब क्या है, फिर इन्वेस्ट नहीं करो, फिर कैसे कमाए, खुद मेहनत करो जाके। तो पैसों की रोलिंग को रोका इस्लाम ने, जो गैर फितरी रोलिंग है, समझता नहीं है ना बात को। अब जब जाहिर है जिसके मफाद पे जद पड़ रही है ना, जो हराम का जिनको मुंह में निवाला चला गया है सूदखोरों को, उनको तो मौलवियों से तकलीफ बोलो होगी कि यार हम आराम से घर बैठे कमा रहे हैं 1 करोड़ उसको दिया और मंथली इतना पैसा आ रहा है, और ये कह रहे हैं कि नहीं बिजनेस में शिरकत होगी, फिर वो बिजनेस का पूरा प्रॉफिट शो करेगा, जितना शो करेगा उसके हिसाब से परसेंटेज आपके पास आवे, इतनी टेंशन है कौन ले। तो इन टेंशनों का फायदा ये है कि फिर आप इन्वेस्ट करोगे नहीं, आप बोलोगे मैं अपनी दुकान खुद चलाऊंगा, मैं ठेला खुद लगाऊ, घर बैठ के पेड़े खाने का सिस्टम आहिस्ता आहिस्ता क्या होगा, वो कम होगा। हर आदमी मेहनत करेगा, बैंक कैसे नोट छाप रहे हैं पता है ना आपको, वसीम से 1 करोड़ रुपए लिए और 2 लाख सूद पे कायब, और मुझे नहीं पता अभी क्या चल रहा है आजकल, इधर से वसीम से लिए 2 करोड़ रुपए और उठा के इधर पकड़ा दिए, इसको बोला कि हम तुम्हें सॉरी 1 करोड़ रुपए लिए, बोला हम तुम्हें 2 लाख देंगे, इधर से उठा के आगे गफ्फार को पकड़ा दिए ये 1 करोड़, और बोला हम तुमसे 4 लाख लेंगे, वो 4 लाख इनको दे रहा है और ये 2 लाख उठा के वहां पकड़ा रहे हैं। समझ में आ रही है बात, वो बैठे बैठे पेड़े खा रहे। जब मौलवी कहेगा ये सूद हराम है, और मौलवी खुद थोड़ी कह रहा है, मौलवी तो कुरान की आयतें पेश कर रहा है, पैगंबर सल्लल्लाहु अलैहि वसल्लम जो ना लिखना जानते थे ना पढ़ना जानते थे। अगर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम लिखना पढ़ना जानते होते, बहुत ज्यादा आपने दुनियावी लिहाज से एजुकेशन हासिल की होती, तो आजकल के जितने फिलोसफर हैं वो कहते हैं असल में एक्चुअली उन्होंने एजुकेशन हासिल की थी, उस एजुकेशन के नतीजे में उनकी ये राय बनी थी, तो हम उनकी राय से मुत्तफिक नहीं है। अल्लाह ने अपने हबीब सल्लल्लाहु अलैहि वसल्लम को ना लिखने दिया ना पढ़ने दिया, ताकि आप जो कुछ कहें लोगों को यकीन आ जाए कि इसमें इनकी राय का कोई दखल नहीं है, ये खुदा का पैगाम है जो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के जरिए लोगों तक पहुंचाया जा रहा है, और खुदा के पैगाम को चैलेंज नहीं किया जा सकता। इसलिए मेरे भाई ये दुनिया से मोहब्बत छोड़ दो, मौलवियों से पूछ लिया करो कि ये बिजनेस हलाल है हराम। हाँ एक्सपर्ट मौलवियों से पूछो, हम ये नहीं कह रहे हर एक से पूछो, हर फन के माहिरीन भी होते हैं और जाहिल लोग भी होते हैं उसमें। आप इलाज करवाते हो तो एक्सपर्ट से एक्सपर्ट डॉक्टर को तलाश करते हो ना। अब किसी डॉक्टर ने गलत इंजेक्शन लगा के मार दिया आपको, यार ये डॉक्टरों के पास नहीं जाना चाहिए, भाई आप गलत डॉक्टर के पास गए हो। तो इसी तरह इस्लाम ने और भी कुछ पाबंदियां लगाई हैं। अच्छा शिरकत में दोनों तरफ से अगर पैसा है और मेहनत एक ही है, तो फिर जितना पैसा है उतनी परसेंटेज के हिसाब से नुकसान में शरीक होगा वो। आसान मिसाल देके बात समझा देता हूं, ये भी शरीयत का कितना अच्छा उसूल है। देखो मेरे हैं 1 लाख रुपए, इनके हैं 50,000 रुपए, जैद के 50,000, 1.5 लाख से दोनों ने बिजनेस शुरू किया और ये मेहनत कर रहे हैं, तो इस्लाम ये कहता है कि परसेंटेज के हिसाब से प्रॉफिट को डिवाइड कर लो जितना चाहो। इनके 50,000 है लेकिन प्रॉफिट में मैं इनको 75% दे सकता हूं, क्यों, मेहनत ये कर रहा है। समझ में आ रही है बात। लेकिन लॉस इस्लाम ये कहता है जब लॉस होगा तो परसेंटेज के हिसाब से नहीं होगा, जितनी जिसकी इन्वेस्टमेंट है उसी हिसाब से होगा। 1 लाख मेरे, 50,000 इनके, तो 1.5 लाख से बिजनेस शुरू हुआ, जब भी लॉस होगा उस लॉस में 33% ये जिम्मेदार होंगे, 66% मैं जिम्मेदार, यानी जितना पैसा आ रहा है ना उतना लॉस का जिम्मेदार इस्लाम आपको बना रहा है, ताकि जितना गरीब है उतना लॉस उस पर कम आए। आ रही है बात खोपड़ी शरीफ में? और बहुत सारे इसके हकाम है अभी, ये चूंकि मेरा टॉपिक नहीं है अभी तो मैं बता रहा हूं, ये प्रोपेगंडे जो हो रहे हैं ना मौलवी, ये भाई मौलाना मौलवी आपको तमीज से बिजनेस करने दे रहा है, वो कह रहे हैं आप ड्रॉप शिपिंग भी करो, आप कब्जे से पहले चीज नहीं बेच सकते। अच्छा, यहां लोग कहते हैं जी कमीशन एजेंट थे, हजरत उस्मान का कोई वाकया बयान किया, वो जो जिन्होंने प्रोपेगंडा किया ना मेरे खिलाफ, हजरत उस्मान का वाकया बयान किया कि जी वो कमीशन लेके किया करते थे, वल्लाहु आलम कौन सा वाकया, मैंने नहीं पढ़ा वो, लेकिन हमें उसकी सेहत की तरफ जाने की जरूरत इसलिए नहीं है कि फी नफसी कमीशन लेना क्या है इस्लाम में, जायज है, लेकिन कमीशन जब आप लेंगे ना, क्या मतलब, ड्रॉप शिपिंग ही को देख लेते हैं हम, इंटरनेट बैंकिंग को हम देख लेते हैं, आपने किसी कंपनी से कोई प्रोडक्ट ली या अभी ली नहीं है, आपने कस्टमर को कहा यह शैंपू की बोतल मैं आपको 100 रुपए की मैंने बेची, वो कहता है ठीक है जी मेरी हो गई, हम कहते हैं ये अमल क्या है, शरण नाजायज, आपने अभी खरीदी नहीं है बेच कैसे दी। अच्छा पहले मैं इसकी भी हिकमत बता दूं, वजह उसकी है ये नाजायज इसलिए है कि जो चीज आपके जमान में नहीं है ना, जिसका आप रिस्क नहीं ले रहे उस पर आप नफा नहीं ले सकते, जब एक चीज आपके कब्जे में आती है इस दौरान अगर हलाक हो गई तो नुकसान किसका है, आपका। देखो ये मोबाइल है, इस बहाने में अपना फोल्ड मोबाइल दिखा देता हूं लोगों को, थोड़ी शो हो जाती है, ये मोबाइल दुकान में रखा हुआ है, अभी मैंने खरीदा नहीं, सरीना मार्केट में गया, मोबाइल उनके पास रखा हुआ, मैंने कहा भाई ये मोबाइल आज से मेरा हुआ, सब मोबाइलों में मिक्स है ये, अभी अलग से नहीं किया उन्होंने, सब मोबाइलों में क्या है, मिक्स है, मैंने कहा ये मोबाइल मेरा हुआ और ये 4 लाख रुपए या 3 लाख या 3.5 जो भी कीमत ये आपकी हुई, कीमत भी पता चल गई आप लोगों को, थोड़ा गार्डों को होशियार रहना पड़ेगा घर जाने से पहले, गिफ्ट मिला है माजरत के साथ। अच्छा खैर, मैंने पेमेंट भी कर दी, शाम को मैं गया उनके पास, मैंने कहा भाई मेरा मोबाइल, उन्होंने कहा वो चोरी हो गया, वो क्या हो गया, वाकई हो गया चोरी, फर्ज करो, मैं कहता हूं कि ठीक है मेरे पैसे वापस करो, वो कह रहे पैसे थोड़ी, मोबाइल आपका था, चीज आपकी थी, चोरी हुई तो जिम्मेदार कौन होगा, आप हो गए, ये दलील सही होगी, मैं कहूंगा मेरे हाथ में कुछ आया ही नहीं है भाईजान, मोबाइल भी आपके पास, डब्बा भी आपके पास, वो आप ही के मोबाइलों में घुसा हुआ है, तो इसका मतलब यह हुआ कि मोबाइल मैंने खरीद तो लिया है लेकिन अभी उसका रिस्क मेरी तरफ ट्रांसफर नहीं हुआ। चोरी होता है तो नुकसान दुकानदार का समझा जाता है, मेरा नुकसान नहीं समझा जाता, लिहाजा इस मोबाइल को आगे बेच के मैं पैसा नहीं कमा सकता। मैंने सरीना मार्केट से मोबाइल लिया, मोबाइल उन्हीं की अलमारी में डब्बों में रखा हुआ है, उन्हीं की अलमारी में रखा हुआ है, और मैंने अभी खरीदा 4 लाख का फर्ज करें, आगे मैंने 4.5 का किसी को पहना दिया, इस्लाम कहता है 50,000 आपके लिए हलाल नहीं है, क्योंकि ये मोबाइल आपके रिस्क में ट्रांसफर नहीं हुआ था, लॉस होता तो आप नहीं उठाते ये लॉस, तो आप पैसा कैसे कमा रहे हो बैठे बैठे, एक सेकंड के लिए ये रिस्क ट्रांसफर होना चाहिए, बेशक एक सेकंड के लिए हो, बेशक एक सेकंड के लिए, एक दफा ये रिस्क कहां ट्रांसफर होना चाहिए, एक सेकंड का मतलब क्या है, मैं सरीना मार्केट गया कस्टमर को लेके कि मैं उसे मोबाइल बेच रहा हूं, मैंने कहा कि भाई ये मोबाइल मेरा है मुझे दो, उसने हाथ में पकड़ाया, एक सेकंड में मैंने इधर ट्रांसफर कर दिया कि लो भाई मैंने बेचा, अब जायज है, क्योंकि एक सेकंड जो मेरे हाथ में रहा है उस दौरान अगर वो मोबाइल छिन जाता तो किसका नुकसान होता, बोलते क्यों नहीं भाई मेरा होता, अब इस पे नफा कमाना क्या हो गया, जायज हो गया। ये हराम इनके मुंह को लग गया है, ऑनलाइन जो ट्रेडिंग कर रहे हैं ना, हराम लग गया इनके मुंह को, ये चाह रहे हैं बैठे बैठे हम पेड़े खाते रहे, यहां से सौदा पकड़ा, उधर रिस्क लिए, उधर पहना दिया किसी और को, और बैठे बैठे करोड़पति बनके फिर गरीबों को गालियां देना शुरू कर देते हैं बैठ के, समझते हो कि नहीं समझते हो, اسلام کہتا ہے رزق تو لو اس کا. ہاں رزق میں یہ ضروری نہیں ہے یا قبضے میں یہ ضروری نہیں ہے کہ آپ وہاں جائیں اور باقاعدہ اپنے شاپر میں ڈال کے گھر لے کر آئے. یہ بھی صورت جائز ہے کہ میں نے فرض کرو سرینا سے موبائل خریدا, سرینا مارکیٹ, سرینا لوگ جن کو کراچی کا نہیں پتا اس میں کوئی سرینا باجی ہے, کوئی سرینا مارکیٹ ہے بھائی موبائل کی کراچی میں. کراچی والوں کو چاہیے مجھے فری میں چیزیں دیا کریں, اتنی مارکیٹیں میں نے دنیا میں متعارف کروا دی اپنے. اس کے لوگ پیسے لیتے ہیں, اس کے لوگ, اب مجھے پتا چلا کچھ یوٹیوبرز ہیں جن کے ولاگز ہیں, انہوں نے بتایا کہ ہم ایک منٹ کا کسی کا ایڈورٹائز چلاتے ہیں نا, یہ پروموٹ کرتے ہیں, بیس بیس تیس تیس لاکھ روپے لے رہے ہوتے ہیں. سمجھتا ہے بات کو؟ اور ہم فری پھوکٹ میں. تو سرینا مارکیٹ ہے یہاں پہ کراچی میں. اب آپ وہاں گئے, اچھا ہے کراچی کی مارکیٹیں پروموٹ ہو, شاید کراچی کے کچھ حالات اچھے ہو جائیں, اسی بہانے ہم تو چاہتے ہیں کراچی ترقی کرے یار. آپ گئے مارکیٹ کراچی, جو ہے نا پورے ملک کو 70% جو آپ کا خرچے پورے ہو رہے ہیں نا پورے ملک کے ایکسپنسز, وہ کراچی سے ہو رہے ہیں 70%, 30% باقی کما کے دے رہا ہے آپ کو. یہ بھی ہلکی رپورٹ نہیں ہے, یہ ماہرین کی رپورٹ ہے. ایک اور طریقہ یہ ہے کہ میں گیا سرینا مارکیٹ, میں نے کہا بھائی یہ موبائل اتنے کا میرا ہوا, یہ لو, یا پیسے دیے یا نہیں دیے اس سے کوئی فرق نہیں پڑتا, پیسے تو بعض دفعہ ادھار بھی ہوتے ہیں. میں نے کہا یار یہ جو ڈبا ہے نا اب یہ میرا ہے, اس کو تھوڑا سا نکال کے کیا کر دو, الگ کر دو. ڈبوں میں مکس تھا, اس نے میرا والا موبائل نکال کے, بھائی مفتی صاحب یہ آپ کی امانت ہے, میرے ہاتھ میں نہیں پکڑایا لیکن وہاں کیا کر دیا اس نے, الگ کر دیا, بھائی یہ آپ کی امانت ہے. اب جب الگ کر دیا نا تو اس کا مطلب کیا ہے, تو یہ رسک میں منتقل ہو چکا ہے. اب اگر چھینے گا بولے گا بھائی, چھیننے کا مطلب یہ دکان میں کوئی حادثہ ہو گیا, آگ لگ گئی, ڈکیتی ہو گئی, بولے گا بھائی مفتی صاحب ہم نے تو آپ کا موبائل نکال کے آپ کے سامنے کر دیا تھا, آپ کا ہے, آپ نے خود ہی نہیں اٹھانے آئے تو ہماری ٹینشن نہیں ہے, آپ لے جاتے, ہم نے تھوڑی منع کیا تھا. بعض دفعہ یہ ہوتا ہے بندہ کہتا ہے یار یہ میرا موبائل ہے لیکن اپنی شاپ پہ رکھو, یہ الگ کر دیا نا آپ نے, بس یہ پتا چل گیا یہ والا ڈبا کس کا ہے, یہ والا ڈبا میرا, کیونکہ ڈبے تو سارے سیم ہوتے ہیں نا, تو یہ الگ کر دیا یہ والا میرا, اس پہ چاہے نشان بھی لگا دیں یا کچھ بھی, تو مجھے ذرا کام میں ذرا گولے گنڈے کھا کے آ رہا ہوں میں. ہوتا ہے نا آپ بازار میں جاتے ہو خریدتے ہو, یار میں ذرا برگر کھا کے آ رہا ہوں, یار وہ بریانی کی ہے, آپ یہ پکڑو, میں اس دوران چھن گیا تو نقصان چونکہ میرا ہے لہذا میں اس موبائل کو آگے بیچ سکتا ہوں. تو پتا چلا اصل قبضہ نہیں ہے, اصل چیز کیا ہے, رسک ٹرانسفر ہو جائے. تو جب تک اس کنڈیشن میں نہیں ہوگی کوئی چیز, اس وقت تک آپ آگے فروخت نہیں کر سکتے. اب علماء کی ایک اچھی عادت یہ ہے کہ جب وہ کسی چیز کو ناجائز کہتے ہیں تو اس کا آلٹرنیٹ بھی بتاتے ہیں. بعض دفعہ آپ قبضہ نہیں کر سکتے کسی چیز پہ, تو علماء اس کے تین آلٹرنیٹ بتاتے ہیں آپ کو. بھائی پہلا آلٹرنیٹ تو یہ کہ خود قبضہ نہ کریں, آپ جس کو بیچ رہے ہیں نا اس کو کہیں کہ تم میری طرف سے قبضہ کرو, اس دوران چیز ہلاک ہو گئی تو نقصان میرا ہے تمہارا نہیں ہے. قبضہ کرنے کے بعد یعنی میرے لیے خریدو, قبضہ کرو, اس کے بعد پھر نئے سرے سے خریدو فروخت کا عمل ہوگا, میں تمہیں یہ چیز بیچ دوں گا. اس پر میں کئی دفعہ بیانات کر چکا ہوں, یہ میرا ابھی ٹاپک نہیں ہے. جمعے کے دن لوگ واعظ و نصیحت سننے کے لیے آتے ہیں, فقہی مسائل سیکھنے کے لیے اس مجلس میں نہیں آتے, اس لیے میں اس کو جلدی جلدی فارورڈ کر رہا ہوں. باقی کسی کو سیکھنا ہو تو وہ پورا اس بارے میں علماء کے کلپ بھی ہیں, مفتیان اکرام کے میرے بھی ہیں, وہ آپ سن لیں, یا ویسے کوئی سوال لکھ کے بھیج دیں تو ہم جواب لکھ دیں گے. میں اس لیے جلدی جلدی اس کو چلا رہا ہوں. دوسرا طریقہ یہ ہے کہ آپ کیا کریں بھائی, بیچیں نہیں بلکہ بیچنے کا وعدہ کر لیں. کیا کر لیں؟ وعدہ کر لیں. آپ میڈیکل اسٹور جاتے ہیں, بھائی ہمیں یہ میڈیسن چاہیے, میڈیکل اسٹور والا بولتا ہے میرے پاس نہیں ہے, کل آپ آؤ گے آپ کو مل جائے گی, یعنی وہ وعدہ کر لیتا ہے کل میں آپ کو دے دوں گا. وہ جاتا ہے جی وہ کوثر میڈیکوز, دیکھو کمپنی مشہور ہو رہی ہے کہ نہیں ہو رہی, کوثر میڈیکوز میں ہر دوا مل جاتی ہے جو کہیں نہیں مل رہی ہوتی, مشہور یہی اور تجربہ بھی یہی ہے. کوثر میڈیکوز جا کے اس نے وہ خریدی, آیا آپ گئے آپ نے خرید لی, کیا مطلب کل اس نے یہ چیز آپ کو بیچی نہیں تھی بلکہ بیچنے کا وعدہ کیا تھا. لیکن اس وعدے میں یہ ہوتا ہے کہ آپ مکر سکتے ہو, آپ بول سکتے ہو بھائی آپ لے کر آئے ہو مجھے نہیں اب چاہیے, اس کو غصہ آئے گا, اس کا غصہ آنا بھی بجائے, اور وہ یہ بھی کر سکتا ہے آپ کو کہ بھائی میرا جو آنے جانے کا خرچہ ہوا ہے پیٹرول کا یا یہ دوا میں جو سستے داموں بیچوں گا تو اس میں لاس آپ کو اٹھانا پڑے گا. بعض صورتوں میں اس کی بھی گنجائش ہے. कि भाई मैं तो गया हूं, ये मेडिसिन तो कोई खरीदता ही नहीं है ना हमसे, मैं तो तुम्हारे लिए गया हूं यार, कौसर मेडिको से लेकर आया हूं, अभी इसका कस्टमर तो मिलेगा नहीं और 15 दिन में एक्सपायर हो जाएगी, तो या तो कोई मरीज लेकर आओ, किसी को बीमार करो, उसके फोड़ा निकालो ताकि ये वाली दवा उसको हम खिलाएं और फोड़ा उससे ठीक हो। तो ये गुस्सा उसका बजा है, लेकिन आप अभी तक उस मेडिसिन के मालिक बने नहीं। इसको कहते हैं बेचा नहीं है, बेचने का वादा किया है, तो वादा भी जायज है। अगर से आपका कब्जा नहीं है उसके ऊपर तो आप वादा कर लें, कस्टमर से कहें भाई ये चीज इतने की मिलेगी, आपको चाहिए तो बताओ मैं आपको ला के देता हूं, और समझते हो, तो कंपनी से उठाएं, उसके घर पे बंदा पहुंचाएं, उसके बाद उससे बार्गेनिंग करें, भाई ये है, अगर वो कहता है मुझे नहीं चाहिए तो आप बोले ये तेरा बाप देगा गाड़ी के पेट्रोल का किराया जो बाइक में मैं आया हूं, है ये किराया उससे निकलवा लें आप, लेकिन उसको हक है कि वो वापस कर दे, क्योंकि अभी बेचने का वादा हुआ है, बिकी नहीं है कोई चीज, ये दूसरा ऑल्टरनेट है। तीसरा ऑल्टरनेट है आप कमीशन एजेंट बन जाए, आप कहें मैं बेच ही नहीं रहा, मैं दो पार्टियों में बिकवा रहा हूं जो कि स्टेट एजेंट कर रहे होते हैं, आप कहें भाई कंपनी से ये चीज मैं तुम्हें इतने की दिलवाऊंगा और कंपनी से बात कर ले भी हमारा कमीशन, इस सूरत में चूंकि आप अपनी चीज नहीं बेच रहे, तो इसमें खूब अच्छी तरह समझ लो कि जब आप कंपनी से खुद या कोई भी बंदा उठा के डिलीवर करवाएगा ना कस्टमर, इस दौरान कराची के डाकुओं ने वो चीज या वो मोबाइल उचक लिया, तो नुकसान कंपनी का है, आपका नहीं है। अगर नुकसान का आपको जामिन बनाया जा रहा है, इसका मतलब ये कमीशन एजेंट नहीं हो आप, सिर्फ लेबल लगाया आपने कमीशन एजेंट बनने का, आप हकीकत में वो चीज बेच रहे हो बगैर कब्जे के। समझता है या नहीं समझता? तो ये तीन चीजों को लोग मिक्स कर देते हैं। खैर अभी मेरा ये टॉपिक नहीं है, तो मैंने थोड़ी सी बात चला दी, किसी को ये ड्रॉप शिपिंग के अहकाम तो उलमा ने बहुत डिटेल से बयान किए। तो पहला इल्जाम मोहतरम ने मेरे ऊपर क्या लगा दिया, नए नए लोग भी बहुत सारे आ गए ना, तो मैं बता रहा हूं सोशल मीडिया पे प्रोपेगेंडा बहुत होता है, तो मैं जुलेखा के बारे में रिपोर्ट पेश कर रहा था कि झूठ बोलने के देयर आर टू टाइप्स ऑफ झूठ बोलना, झूठ बोलने के कितने तरीके बोलो ना, दो तरीके। एक तरीका यह है कि आप ये कहें कि फला ऐसा है, फला चोर है, फला करप्ट है, फला दो नंबर है, ये एक तरीका है, एक बड़ा खानदानी तरीका है झूठ बोलने का जो जुलेखा ने बोला। सोशल मीडिया पे ये दूसरा तरीका चल रहा है, बड़ा ही खानदानी, इससे झूठ 100% सच लगने लगता है। वो खानदानी तरीका मैं बता रहा था, भाई यूसुफ अलैहिस्सलाम पर जुलेखा ने डाका डाला, यूसुफ अलैहिस्सलाम भागे, दरवाजा खुला तो आगे शोहर खड़ा है, जिसको कुरान कह रहे सईदहा, आका, जुलेखा के आका खड़े हुए थे। अल्लाह मियां शोहर को क्या कहते हैं, यार तुम्हारे फजाइल पर जब बात होती है तो भी तुम्हारे मुंह से आवाज नहीं निकलती, तो तुम्हारे खिलाफ जब बात होगी तो कहां से आवाज निकलेगी। वाल फया सईदा हाल अदल बाप, कुरान कह रहे दरवाजे पे जुलेखा ने अपने आका को पाया, अल्लाह मियां जुलेखा के शोहर को जुलेखा का सैयद सरदार आका कह रहे हैं। आई बात समझ में कि नहीं आई? आज जो खवातीन के हुकूक में बहुत से हुकूक तो मिलने चाहिए खवातीन को जो नहीं मिल रहे, लेकिन कुछ ऐसे हैं कि महले मगरिब को खुश करने के लिए वो दे दिए खवातीन। इस्लाम में औरत मातहत होती है अपने हस्बैंड की, समझ रहे हो कि नहीं समझ रहे, और शोहर उसका आका होता है। हम ये नहीं कह रहे कि वो उसके पांव की जूती होती है औरत, या उसके कदमों की खाक होती है, हम ये नहीं कह रहे, हम कह रहे हैं घर का सरबरा कौन है भाई, मियां है, वो सरबरा मान लो आप उसको। अब देखो जुलेखा ने जो रिपोर्ट पेश की ना, अब ये जो जुलेखा का मियां था उसने जब देखा कि यार ये क्या हो रहा है, मेरी बीवी और ये नौजवान एक बंद कमरे में, ये क्या मसला है, तो जुलेखा ने ये नहीं कहा कि यूसुफ ने मुझ पे दस दराजी की है, ये मुझे गलत नीयत से माज अल्लाह देख रहे थे, ये नहीं कहा। ये अगर इस तरह जुलेखा बोलती तो ये झूठ की पहली किस्म होती, ये झूठ बोलने का वो तरीका होता जिससे शक होता है कि पता नहीं सच कह रही है कि झूठ कह रही है। थोड़ी सी आवाज बढ़ा दें इसकी, पहले गूंज रही थी ना आवाज। जुलेखा ने कहा मा जजा उमन अरादा बि अहलिका सुअन इल्ला अन युसजना औ अज़ाबुन अलीम, ऐ मेरे आका, ऐ मेरे सरताज, मुझे आप ये बताइए कि आपकी बीवी पर अगर कोई गलत नीयत से हाथ डालने की कोशिश करे उसकी क्या सजा होनी चाहिए। ये झूठ की कौन सी किस्म है? झूठ बोलने का स्टाइल नंबर टू, कि ये तो बहस में पड़ो ही नहीं कि गलती मैंने की है या इसने की है, ये तो बहस ही गलत है, आप सजा बताएं कि इसकी सजा क्या होनी चाहिए। आपको झूठ बोलने का तरीका सिखा रहा हूं, अगर कभी पकड़े गए ना तो इस तरह से बोला करो झूठ। मर्द कैसे पकड़े जाता है? मर्द के पकड़े जाने का यही खतरा होता है कि वो जो एक साहब थे ना, वो नहीं, किसी बच्चे ने अपनी अम्मी से पूछा कि जान कैसे निकलती है, अम्मी ने बच्चे से पूछा बेटा जान कैसे निकलती है, बच्चे ने कहा खिड़की से निकलती है, अम्मी ने कहा पता नहीं स्कूल में क्या पढ़ रहा है, क्या मतलब क्या? अरे भाई जब आप घर में आने वाली होती है ना तो पड़ोसन घर में आई हुई होती है, जैसे ही आप दरवाजा नॉक करती है तो अब्बू बोलते हैं जान खिड़की से निकल जाओ, जान खिड़की से निकल। बच्चे बड़े होशियार होते हैं, इनसे होशियार रहा करें। देखो पकड़े गए कि नहीं पकड़े गए? तो जब भी पकड़े जाए ना, झूठ बोलने का एक दूसरा तरीका बता रहा हूं आपको मैं, झूठ बोलने का दूसरा तरीका जो जुलेखा ने इस्तेमाल किया। जुलेखा ने यह नहीं कहा कि यह मुझ पर दस्तदराजी कर रहा था, बंद कमरे में मुझे वरगला रहा था, बल्कि जुलेखा ने कहा मुझे एक बात बताओ कि कोई आम औरत किसको बुरी नीयत से देखे वो भी सजा का मुस्तहिक होता है, लेकिन एक नौजवान जिसको आपने घर में रखा, सारी जिंदगी पाला पोसा, शाहाना और बादशाहों वाली जिंदगी दी, वो आप ही की बीवी, ये नहीं कि महल में किसी और औरत पे डोरे डाल रहा है, माज अल्लाह, आप ही की बीवी पे हाथ डालने की कोशिश कर रहा है, उसकी सजा बताएं क्या होनी चाहिए? मुझे फौरन जवाब चाहिए, आंसर, उसकी सजा बताएं आप। इल्ला अय्युजना व अज़ाबुन अलीम, जेल में डालना है इसको या दर्दनाक करने, ये आप फैसला करेंगे। ये है झूठ की वो किस्म के अगले को तहकीक के काबिल ही ना छोड़ो कि गलती किसकी है, सजा का मुतालबा करना शुरू कर दो। बिल्कुल मौलवियों पे जो सोशल मीडिया पे इल्जाम लग रहे हैं ना, उनमें बहुत से इल्जाम इस नौयत के लग रहे हैं, बहुत से इल्जाम इस नौयत के लग रहे हैं कि इन मौलवियों ने ऐसा कर दिया, बताओ इन मौलवियों के साथ क्या होना चाहिए। भाई तुम पहले फैसला तो करो, ये इन मौलवियों ने किया है या तुम्हारे हुक्मरानों ने किया है या तुम्हारे तालीमी इदारों ने किया है ये काम? तो मैं अपना बता रहा था, मेरे ऊपर जो इल्जाम लगाया है ना, उन्होंने कहा नंबर एक ये नए नए लोग आए तो इल्जाम को रिपीट कर दूं, मेरा मकसद अपनी सफाई बयान करना नहीं है, मेरा मकसद उस शख्स पे रद्द करना नहीं है, मेरा मकसद तो ये है कि सोशल मीडिया पे इस तरह के लोग इस तरह इल्जाम लगा रहे हैं, आपको उन लोगों से होशियार रहना पड़ेगा, चाहे वो सियासी लीडरों पर लगाए, चाहे वो किसी पे भी लगाए, चाहे वो मौलवियों पर लगाए। इल्जाम जब तक आप अपनी आंखों से ना देख लो या मुतालिका शख्स से रब्ता करके तहकीक ना कर लो, प्रोपेगेंडे की दुनिया है, फिफ्थ वर्ल्ड वॉर है ये, इसमें तबाह हो जाओगे इन्हीं प्रोपेगेंडे में आप। तो उन्होंने इल्जाम लगाया, मुफ्ती साहब ने 2014 में यूट्यूब को हलाल किया, 15 में हराम किया, 15 में हलाल कर दिया। हालांकि ना मैंने 2014 में हराम किया ना 15 में हलाल का फतवा तो दिया। फिर दूसरा इल्जाम ये लगाया कि मुफ्ती साहब ने 2014 में YouTube की आमदन को हराम कहा, फिर 15 में हलाल इसलिए किया कि अपना चैनल बनाया, हालांकि मेरा 2018 में चैनल बनाए, 2015 में। ये दूसरा झूठ भी। तीसरा झूठ, मुफ्ती साहब लोग ड्रॉप शिपिंग को हराम कहते हैं, हालांकि हम हराम कहते ही नहीं है, ठीक है ना, हम तो उसमें कुछ डिटेल बताते हैं, भाई इस तरह से हलाल है, ये करोगे तो हलाल है, ये करोगे तो हराम है। चौथा इल्जाम ये कि ये मौलवी लोग मस्जिद और मदरसों में बंद रहते हैं, इन्हें क्या पता कि ड्रॉप शिपिंग क्या होती है। तो मस्जिद और मदरसों में बंद नहीं रहते भाई, हम 5 टाइम मस्जिद में आते हैं, हम तो चाहते हैं कि मस्जिद में बंद हो, कुछ अल्लाह का जिक्र ज्यादा करें, समझते हो कि नहीं समझते हो? और मदरसों में बंद नहीं होते, मदरसों में तहकीक का काम होता है, लेकिन नीचे लोगों में किसी एक शख्स को भी ये तौफीक नहीं मिल रही कि उससे सवाल करे कि आपने जो मुफ्ती तारिक मसूद साहब पे इल्जाम लगाए हैं इसका कोई सबूत पेश करें, कोई क्लिप चलाएं आप उनका, ना 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 ना। आगे जो पूरी इमारत खड़ी की उसने कि ये मौलवी लोग तुम्हें तिजारत से रोक रहे हैं, ये यूं कर रहे हैं और ये ऐसे कर रहे हैं, और मेरा बेड़ा गर्क कर दिया, पहले मुझे फतवा दिया हराम है और मैंने सारा कारोबार छोड़ दिया, आप कह रहे हैं हलाल है, वगैरह वगैरह ना। लेकिन लोग उन इल्जाम की नहीं कर रहे कि तहकीक करें हम, बल्कि लोग भी उसमें शामिल है कि इन मौलवियों का होना क्या चाहिए। तो ये है आज सोशल मीडिया का प्रोपेगंडा। اور یہ ہر جگہ ہی ہے. ڈاکٹروں کے خلاف بھی ہے یہ پروپیگنڈا, بعض بے گناہ سیاست دانوں کے خلاف بھی ہے. سیاست دانوں میں بھی برے ہوتے ہیں, لیکن سارے برے نہیں ہوتے بھائی, کچھ اچھے بھی ہوتے ہیں. ایک آدمی نے مجھے کہا کہ وہ فلاں سیاست دان کے بارے میں, وہ دیکھو بھاگ کے بیرون ملک بیٹھا ہوا ہے, تصویریں بھیجی, یہ دیکھو. میں نے تحقیق, پتا چلا وہ تو ادھر ہی بیٹھا ہوا ہے کراچی میں, پتہ نہیں کون سے زمانے کی تصویریں اٹھا کے وائرل کی ہوئی ہیں. ایک صاحب نے مجھے کہا کہ وہ فلاں سیاست دان ہے, آپ کو پتا ہے اتنے کروڑوں روپے کی جائیدادیں بنا لی اس نے. میں نے کہا نہیں مجھے نہیں پتا, اور میں نے کہا مجھے یہ تو پتا ہے کہ آپ کو بھی نہیں پتا. کہہ رہے کیوں, وہ فلاں نے رپورٹ پیش کی. میں نے کہا فلاں نے جو رپورٹ پیش کی ہے اس رپورٹ کے بارے میں آپ کو پتا ہے کہ وہ رپورٹ صحیح ہے کہ غلط ہے؟ ایک جھوٹ کا بازار گرم ہے میرے بھائی, خدا کا واسطہ اپنی جانوں پہ رحم کرو. یہ کہنا سیکھو کہ مجھے معلوم نہیں ہے. آج ہماری قوم کا بڑا مسئلہ یہ ہے کہ جس کو کچھ بھی نہیں پتا اسے ہر فیلڈ کا سب کچھ پتا ہے. اور یہ پروڈکٹ آپ کو پاکستان میں ملے گی. میرا بڑے بڑے ڈاکٹروں سے واسطہ ہوتا ہے, میں اگر کڈنی کے اسپیشلسٹ سے ہارٹ کے بارے میں کچھ پوچھوں نا, وہ فوراً کہہ دیتا ہے مجھے مفتی صاحب ہارٹ کے بارے میں نہیں پتا. حالانکہ وہ پورا ڈاکٹر ہوتا ہے, کچھ نہ کچھ تو پتا ہوگا نا اس کو. میں اگر ہارٹ اسپیشلسٹ سے لیور کے بارے میں پوچھتا ہوں, وہ فوراً کہے گا مفتی صاحب ایک جگر کے اسپیشلسٹ ہیں, ان کا نمبر میرے پاس ہے, آپ ان سے رابطہ کر لیں. میں ہارٹ کا اسپیشلسٹ ہوں, مجھے جگر کے بارے میں بولتے کیوں نہیں میرے بھائی, نہیں پتا. وہ کہہ دے گا کہ مجھے نہیں پتا, اس کو اس میں شرم محسوس نہیں ہوگی. لیکن آپ کسی دو نمبر حکیم کے پاس جاؤ یا دو نمبر ڈاکٹر کے پاس جاؤ, آپ اس سے لیور کے بارے میں پوچھو, وہ لیور کے بارے میں ایسی رپورٹیں پیش کرے گا جو آپ کے باپ دادا نے بھی کبھی نہیں سنی ہوں گی. اسے سب پتا ہوگا کہ پودینے کے پانی میں نیمبو ڈال کے پیو, تمہارے جگر کا کینسر ختم. میں ملا ہوں ایسے ڈاکٹروں سے بھی, پودینہ کا پانی میں لیمو ڈال کے پیو تو جگر کا کینسر آپ پینا نہ شروع کر دیں کہیں. ایک مثال دے رہا ہوں میں, ان کو ہارٹ کا بھی پتا ہے. لہسن کو پیس بنا کے صبح شام پیئیں, دل گارڈن گارڈن ہو جائے گا آپ کا. کھائیں لہسن, کسی ایکسپرٹ ہارٹ اسپیشلسٹ سے پوچھ لیں. ایسا نہ ہو کہ جو تھوڑا بہت, بعض دفعہ کولیسٹرول کی کمی سے بھی دل خراب ہو جاتا ہے, پتا چلا جو تھوڑا سا کولیسٹرول باقی رہ گیا تھا لسن نے وہ بھی باقی نہیں چھوڑا. ہر شخص کو پاکستان میں ہر طرح کی نالج ہے یا نہیں ہے مجھے ایک بات بتاؤ. لہذا مفتی بھی یہاں پتھر اٹھاؤ گے مفتی نکلیں گے. اس کو ڈراپ شپنگ کا بھی پتا ہے, اس کو انشورنس کا بھی پتا ہے, اس کو تکافل کا بھی پتا ہے, اس کو طلاق کے حکام بھی معلوم ہے, اس کو ہسٹری کا بھی پتا ہے, اس کو بنو میہ کا بھی پتا ہے, اس کو بنو عباس کا بھی پتا ہے, بنو عباس کے جتنے چاچے مامے خالے پھپھے تاریخ میں گزرے سب کا پتا ہے, اس کو محمد بن قاسم کا بھی پتا ہے, اس کو ٹیپو سلطان کا بھی پتا ہے, اس کو ہٹلر کا بھی پتا ہے. اور پھر میڈیکل سائنس کی طرف ہم آتے ہیں تو ان کو جناب جگر کا بھی پتا ہے, ان کو گردوں کا بھی پتا ہے, ان کو کلیجی کا پھیپھڑوں کا بھی پتا ہے, لنگس کے بھی یہ اسپیشلسٹ ہیں, گھٹنوں میں درد کا علاج بھی ان حکیم صاحب کے پاس ہے, کمر کے درد کا علاج بھی ان حکیم صاحب کے پاس ہے. اگر آپ کی اولاد نہیں ہو رہی اولاد کے کیپسول بھی یہ کھلائیں گے, اگر آپ کی اولاد ہو رہی ہے لیکن بیٹیاں ہو رہی ہیں تو بیٹے کے کیپسول بھی ان کے پاس ہیں, وہ کھلائیں گے بیٹا پیدا ہو جائے گا آپ کے. جو اسپیشلسٹ ہے اس کو صرف اپنی فیلڈ کا پتا ہے, باقی اس کو کچھ بھی نہیں پتا. اور جو اسپیشلسٹ نہیں ہے وہ ہر فن میں اسپیشلسٹ ہے. یہ پتا ہے ٹیکنیکل فالٹ کیا ہے, ہمیں لا ادری کہنا نہیں آتا. لا ادری کا مطلب ہے مجھے معلوم نہیں ہے. یہ کہنا سیکھو میرے بھائی کہ مجھے معلوم نہیں ہے, اس میں کوئی عیب کی بات نہیں ہے. ہر شخص کو سب کچھ نہیں پتا ہوتا. نہ سیاست دانوں کے بارے میں جھوٹے تبصرے کرو, نہ کسی اور کے بارے میں جھوٹے تبصرے کرو. ان السمع والبصر والفؤاد كل اولئك كان عنه مسؤولا. قرآن کہتے ہیں آنکھ ناک آنکھ کان اور دل کے بارے میں تم سے قیامت کے دن سوال ہوگا. جو لفظ زبان سے نکال رہے ہو نا بغیر تحقیق کے, ما يلفظ من قول الا لديه رقيب عتيد. انسان ان الفاظ کا ذمہ دار ہے, ان الفاظ کے بارے میں آپ سے سوال ہوگا. اور خوب سمجھو, جب بھی کسی کی اسپیچ سنا کرو نا, اینالائز کرنا سیکھو اس کو एकदम नहीं मान ले आया करो, आप उसकी बात के टुकड़े किया करो कि इसने चार किस्म के इल्जाम लगाए हैं, इन चारों इल्जाम पे हम अलग अलग, देखो हमारे पास जब केस आता है ना, हम तो हकम तहकीम का काम भी करते हैं ना भाई, कारोबारी झगड़े आते हैं लोगों के, तो लोग कहते हैं मुफ्ती साहब हल करो। एक तो होता है फतवा लिखना, फतवा और चीज है, दो पार्टियों के दरमियान फैसला कराना बोलो अलग चीज। फतवे का मतलब जो आप सवाल लिख के देंगे उसके हिसाब से आपको जवाब मिल जाएगा, दूसरा सवाल लिख के देगा बिल्कुल उल्टा उसको जवाब उसी के हिसाब से मिल जाएगा, तो दो अलग अलग फतवे चले गए कि नहीं चले गए। लोग कहते हैं मुफ्ती साहब उसको ये फतवा दिया, आपने उसको उल्टा फतवा दे रहे हो। हम कहेंगे भाई जो उसने सवाल पूछा उसके हिसाब से तलाक नहीं हुई, ये कमबख्त जो पूछ रहा है उसके हिसाब से हो गई है। दो अलग अलग फतवे जा रहे हैं, सवाल दो अलग अलग आए हैं ना। अबे भाई क्या करें कैसे समझाएं। लेकिन जब तहकीम होती है ना, तहकीम दो पार्टियां आती हैं फिर जो इल्जाम लगाए जाते हैं ना, तो आपने अदालतों में भी देखा होगा जज एक एक इल्जाम को लिखता है, एक एक इल्जाम को लिखता है, उसका तजिया किया जाता है फिर कि किस इल्जाम की कितनी हैसियत है, उसमें आपके पास गवाह है या नहीं है। तो जब भी किसी का क्लिप सुना करें, एक मैं मिसाल से बात समझाता हूं। आप कहेंगे मौली साहब किस टाइप का बयान लेके बैठ गए हैं, ये हमें जरूरत है भाई, प्रोपेगंडे से मुतासिर ना हुआ करो। जब भी कोई दावा करे उसके स्टाइल पे मत जाओ, उसके रोने धोने पे मत जाओ, उसके चीखने चिल्लाने पे मत जाओ, उसके जज्बात पे मत जाओ। बाज स्कॉलर बड़े जज्बाती होकर बयान कर रहे हैं, ये ऐसे है फलाना ऐसे, लोग कहते हैं वो रोना शुरू कर देते हैं लोग, यार ये वाकई इतना बुरा है ये आदमी। ओ भाई वो जो दावे कर रहे हैं दावे बनाए दावे हैं वो। मैं अक्सर एक वाकया बयान करता हूं, हजरत उमर का दौरे हुकूमत था, कोई जज थे, उनकी अदालत में एक औरत आई रोते हुए, अपने शौहर पे इल्जाम लगा रही थी, मेरा शौहर ऐसा है मेरा, बहुत रो रही थी। तो जो कमरे अदालत में लोग बैठे हुए थे, उन्होंने जज से कहा कि जज साहब ये औरत बड़ी मजलूम है, आप इसके हक में फैसला करें। तो उन्होंने कहा भाई रोना मजलूमियत की दलील नहीं है। जज थे ना, माहिर थे वो, तो सुबह शाम भुगतते रहते। उन्होंने कहा अगर रोना मजलूमियत की दलील होता तो यूसुफ अलैहिस्सलाम के भाइयों ने कुएं में यूसुफ अलैहिस्सलाम को डाला और खुद उल्टा रोते हुए आ रहे हैं। रोना यूसुफ अलैहिस्सलाम को चाहिए था, रो कौन रहा है, भाई रो रहे हैं। वजा उ अबा हम ईशा अयबकून, कुरान कहते हैं शाम को अब्बा के पास आए रोते हुए, रो रहे हाय हमारे भाई को क्या हो गया, हाय हमारे भाई को क्या हो गया, हालांकि झूठ बोल रहे थे। तो रोना दलील मोहब्बत नहीं है, ना आपके बरहक होने की दलील है, ना जज्बाती होना आपके बरहक होने की दलील है। तो हमारी कौम में बड़ा मसला मेजॉरिटी में ये है कि वो जज्बात से मुतासिर हो रहे हैं। जब भी कोई इल्जाम लगाया करे उसको तजिया किया करो कि ये बोल क्या रहा है। मैं एक मिसाल देता हूं, चूंकि आजकल उलमा के खिलाफ बहुत प्रोपेगंडा हो रहा है यूट्यूब पे। एक साहब है मुलहिद किस्म के हैं, वैसे अपने आप को मुस्लिम कहते हैं वो, उन्होंने बड़े बड़े साइंसदानों की तस्वीरें लगाई, आइंस्टाइन की, न्यूटन की, बड़ा जो है ना, और बीच में मौलाना तारिक जमील साहब की, और कहा कि देखो इन लोगों की ये इजादात हैं, ये काम किए और ये काम किए, और ये हूरों की टांगों की हुसन और जमाल बयान करता है ये आदमी। नीचे लोगों ने कहा यार ये देखो मौलवी किसी काम के, मौलाना तारिक साहब ने बसा औकात हूरों के हुसन पे बयान किया ना, कह रहे हैं ये देखो ये डॉक्टर है इतना बड़ा, अंग्रेजों की सारी तस्वीर है ना, ये आइंस्टाइन है, ये न्यूटन है, ये इतने बड़े बड़े साइंसदान जिन्होंने ये किया, और अपने हंस भी रहे और कह रहे हैं ये हूरों के, तो हमारी कौम इनको फॉलो कर रही है, उनको छोड़ा हुआ है। समझ में आई बात? तो लोग कह रहे हैं वाह बात तो सही है, ये बात सही नहीं, वो आपको उल्लू बना रहा था और आप उल्लू बन गए हो। उसको चाहिए था अपनी तस्वीर लगाता मौलाना तारिक जमील साहब की जगह, और फिर कहता आइंस्टाइन ये करके गया, न्यूटन ये करके गया, और मैं यहां बैठ के वो कर रहा हूं जिसको कराची में एक लफ्ज कहते हैं लेकिन वो मिंबर पे इस्तेमाल करना जायज नहीं है। समझ रहे? तो तू कौन सा कोई पॉजिटिव काम कर रहा है? ये बात कोई साइंसदान करता ना कि मैं ये कर रहा हूं, मैं ये कर रहा हूं, और मौलाना तारिक जमील साहब हूरों के फजाइल सुना के लोगों को बेवकूफ बना रहे माज अल्लाह उनकी राय में। तूने कौन सा तीर, तू क्या चार्टर्ड अकाउंटेंट बन गया है, या कोई तो लैब में तूने कोई पानी से चलने वाली कोई गाड़ी ईजाद कर ली है तूने? तू भी तो कुछ भी नहीं कर रहा, वो हूरों के फजाइल बयान करके कम से कम जेना से तो रोक रहे हैं ना लोगों को। तो आपने क्या तजिया करना है? ऐसे फितना परस्तों से होशियार रहे, उनको प्रोमोट ना किया करें। लोग कह रहे थे लोगों ने इनसे पॉजिटिव, वाकई यार یہ پروپیگنڈا ہے میڈیا کا. پہلی بات تو یہ کہ مولانا طارق مل صاحب کے 100 بیانات میں 2 بیان حوروں کے فضائل پر ہوں گے، 98 بیان حوروں کے فضائل پر نہیں ہیں. 98 میں اخلاقیات سکھائی جا رہی ہیں جو اس یوٹیوبر کے پاس نہیں ہے کہ کسی پہ طنز کیسے کیا جاتا ہے، کسی پہ اعتراض کیسے کیا جاتا ہے. ایک اخلاقیات کا شعبہ جو مولانا طارق جمیل صاحب نے شروع کیا تھا، جو مولویوں کا شعبہ ہے، وہ بھی آپ نے ختم کر دیا. اس سے سائنسدان تو پیدا نہیں ہوں گے، تھوڑی سی جو تمیز سوسائٹی میں باقی رہ گئی ہے وہ بھی مارکیٹ سے شارٹ ہو جائے گی. ہونا یہ چاہیے تھا کہ جب بھی کسی کا مقابلہ کسی سے کیا جاتا ہے تو جنس کا مقابلہ جنس سے کیا جاتا ہے، خوب سمجھ لو، جنس کا مقابلہ خلاف جنس سے کبھی نہیں کیا جاتا. مثال کے طور پر یہ ڈاکٹر، اس نے یہ میڈیسن ایجاد کی، یہ ڈاکٹر اس نے یہ میڈیسن ایجاد کی، اور یہ مکینک، آج تک اس نے کوئی دوا ایجاد نہیں کی ہے. وہ مکینک کہے گا میرا مقابلہ مکینکوں سے کروا میرے بھائی، تو ڈاکٹروں سے مجھے کیوں بھڑوا رہا ہے؟ ابے کیا ہو گیا تمہیں، سمجھ میں آ رہی ہے بات کہ نہیں آ رہی ہے؟ تو مولانا طارق جمیل صاحب کا مقابلہ آپ کو نیوٹن آئنسٹائن سے کروانے کی ضرورت نہیں ہے. آپ مولانا طارق جمیل صاحب کی تصویر لگاتے ہیں اور ہندوؤں کے پنڈتوں کی تصویر لگواتے ہیں اور سکھوں کے جو بھی ان کے مذہبی رہنما ہوتے ہیں وہ لگاتے ہیں اور پادریوں کی تصویر لگاتے ہیں، پھر آپ کہتے ہیں یہ پادری یہ گائیڈ کر رہا ہے، یہ پنڈت یہ کہہ رہا ہے، اور مولانا طارق جمیل صاحب کا بیان سنو وہ کیا کہہ رہے ہیں. پھر ہم کہتے ہیں یہ جو آپ مقابلہ کر رہے ہو مذہبی لیڈروں کا، مذہبی، آپ مسلمانوں کے مذہبی لیڈر کو دیکھو، نہا دھو کے جمعے میں تیار ہو کے آتے ہیں، نہا دھو کے سفید کپڑے پگڑی، اور آپ ہندوؤں کے پنڈت کی تصویریں لگاؤ ساتھ میں، عیسائیوں کے پادریوں کی لگاؤ. خدا کی قسم جو گیٹ اپ علماء کا اور جو روحانیت اور چہرے پہ اطمینان ان کے نظر آئے گا، کسی کے مذہبی لیڈروں میں آپ کو وہ روحانیت نظر نہیں آئے گی. اور اگر آپ نے نیوٹن اور آئنسٹائن کا مقابلہ کروانا ہے تو اپنے یونیورسٹیوں کے پروفیسروں سے کرواؤ. لمس یونیورسٹی کے پروفیسر کی تصویر لگاؤ وہاں پہ، آپ کراچی یونیورسٹی کے پروفیسر کی تصویر لگاؤ وہاں پہ کہ یہ کیا کر رہے ہیں اور یہ کیا کر رہے ہیں. سارا نزلہ کس پہ اتارا جا رہا ہے؟ مولویوں پہ ٹھڑک پوری کی جا رہی ہے اپنی. مجھے بتائے وہاں اٹلی میں یا کہیں جرمنی میں کوئی پادری نے آنا تھا عیسائیوں کے، جس کے اٹلی میں ان کے پاپ آتے ہیں نا وہاں پہ. اب وہ عیسائی لوگ انتظار میں کھڑے ہوئے ہیں کہ ہمارے پاپ آئیں گے. ہمارے یہاں سے ایک عالم گئے، میں نام نہیں لینا چاہتا ہوں عالم کا، وہ شاید ناراض ہو جائیں. ان کا اتنا خوبصورت چہرہ، اتنی بڑی داڑھی ان کی، بڑے چہرے پہ ایک رونق. جب وہ اترے ہیں نا تو وہیں کے لوگوں نے مجھے بتایا اٹلی میں کہ عیسائی ان کو دیکھ کے حیران ہو گئے کہ یار یہ مسلمانوں کے مذہبی رہنما ہے. یعنی وہ اپنے پادری کو چھوڑ کر کس کی طرف مائل ہو رہے ہیں؟ جو مسلمانوں کے مذہبی رہنما ہیں ان کی طرف مائل ہو رہے ہیں. تو پروپیگنڈا دیکھو کس طرح سے ہو رہا ہے. میں پھر بار بار کہتا ہوں، مجھے ان لوگوں پہ اعتراض نہیں ہوتا جو ایسے کلپ بناتے ہیں تو پیڈ ہوتے ہیں، ان کے تو اپنے مفاد ہوتے ہیں. اعتراض آپ لوگوں پر ہوتا ہے بھائی جو ان کے پروپیگنڈے سے متاثر ہو جاتے ہیں. سمجھتے ہو کہ نہیں سمجھتے ہو؟ آپ یہ کہہ سکتے ہو کہ پھر ان مولویوں کی ہمیں ضرورت کیا ہے، جب نہ انہوں نے بلب ایجاد کیا، نہ یہ گاڑی ایجاد کر سکتے ہیں، نہ گاڑی کا پنچر لگا سکتے ہیں، یہ حوروں کے فضائل کے علاوہ کچھ بھی نہیں سنا سکتے، تو ان کی ہمیں ضرورت کیا ہے؟ مقابلہ نہ کرو آپ. آپ یہ اعتراض کر سکتے ہو. تو بھائی جو آخرت پر ایمان رکھے گا اس کو مولوی کی ضرورت ہوگی، جو آخرت پر ایمان نہیں رکھتا اس کو مولوی کی کوئی ضرورت نہیں ہے. اس کے لیے تو مولوی سے زیادہ بیکار طبقہ واقعی دنیا میں کوئی نہیں ہے. کیونکہ اگر آپ یہ اس نظریے کے قائل ہو کہ ہم نے مر کے مٹی ہو کے ختم ہو جانا ہے، تو پھر آپ واقعی، میں کہتا ہوں، مولوی سے بیکار طبقہ دنیا میں کوئی بھی نہیں ہے. پھر تو ضرورت ہی نہیں ہے، پھر تو قرآن کی بھی ضرورت نہیں، پھر تو پیغمبروں کی بھی ضرورت نہیں، پھر تو اسلام کی بھی ضرورت نہیں ہے، پھر تو یہ دنیاوی اور مادی ترقی ہی سب کچھ ہے. لیکن قرآن پکار پکار کے کہہ رہا ہے وما بلغوا معشار ما آتیناہم، اس ترقی سے متاثر مت ہونا. پچھلی امتوں کو جو ہم نے تباہ کیا ہے اسی سائنسی ترقی پہ انہوں نے ناز کرنا شروع کر دیا اور پیغمبروں کی دعوتوں کو ٹھکرانا شروع کر دیا. پیغمبر نے کہا زنا حرام، انہوں نے کہا ہم سائنسی ترقی کو فوکس کریں گے، زنا کرنا نہ کرنا یہ مذہب کا ٹاپک ہے، یہ ہمارا ٹاپک، یہ ہمارا ہیڈ ایک نہیں ہے. یہ لوگ جو مولویوں کی مخالفت کر رہے ہیں نا صرف ایک حور کو لے کے، مولوی کا اصل ٹاپک حور نہیں ہے. مولوی کا اصل ٹاپک یہ کہ آپ اپنے باپ اور ماں کو بڑھاپے میں اولڈ ہاؤس میں جمع نہیں کرا سکتے. یہ سمجھتے ہیں کہ ہم جمع کرائیں گے تو ترقی کریں گے. घर में रखेंगे तो हमें उनकी खांसी बर्दाश्त करना पड़ेगी। ये इस टेंशन से बचने के लिए सोसाइटी से मौलवी को क्या कर रहे हैं, निकालना चाहते हैं। मौलवी कहता है तुम्हें जिना करने की इजाजत नहीं है। इनको पता है अगर हमने जिना को हराम कर दिया तो बहुत हम चांद पे तो पहुंच, देखो अंग्रेज जिना करके भी चांद पे पहुंचा कि नहीं पहुंचा, तो इनको तो चांद पे पहुंचना है। इनको क्या इससे कि खुदा किस चीज से खुश होता है, खुदा किस चीज से नाराज होता है। तो मौलवी कहता है निकाह करो, इनको उससे तकलीफ हो रही है, ये क्यों हमारे दाखिली मामला, हम गर्लफ्रेंड रखे या निकाह करें, हमारा हेडिंग है ये, समझते हो या नहीं समझते हो। मौलवी कहता है शराब क्या है, हराम है। ये कहते हैं यार शराब पी के अंग्रेज कहां से कहां चला गया। मौलवी कहता है भाई शराब पी के तो यहां बैठे बैठे आप चांद पे पहुंच जाते हो, हम मानते हैं इस बात को, लेकिन खुदा शराब से क्या होता है, नाराज। चित्रौल लगेंगे मरने के बाद। जो जिना करता है दुनिया में तरक्की कर लेता है मेरे भाई वो, लेकिन चित्रौल कब लगेंगे, मरने के बाद। जो माँ बाप को ओल्ड हाउस में जमा करता है तरक्की कर लेता है, हो सकता है मेडिकल कॉलेज में उसके नंबर ज्यादा अच्छे आए क्योंकि अब्बा की टेंशन ही खत्म हो गई, लेकिन चित्रौल कब लगेंगे, बोलते क्यों नहीं, मरने के बाद। सूद के जरिए आप पैसा कमाओगे, आप कौम का बेड़ा गरक हो या नहीं हो, आप फायदे में बाहिर चले जाओगे, चित्रौल कब लगेंगे, बोलो ना, मरने के बाद। औरत पर्दा ना करे तरक्की कर लेगी वो, बहुत सी अंग्रेज औरतें ने जिना करके कितनी तरक्की की है, हर शोबे में आगे बढ़ी है वो, मुल्कों की वजीर आजम हो सकता है बन गई हो। चित्रौल कब लगेंगे, मरने के बाद। आप शिर्क करो तरक्की फिर भी कर लोगे, चित्रौल कब लगेंगे, मरने के बाद। तो आप मरने के बाद की जिंदगी का इंकार कर दो तो फिर मौलवी भी फजूल और उसकी ये बातें भी फजूल। लेकिन आप अगर मरने के बाद की जिंदगी के कायल हो तो आपके लिए न्यूटन और आइंस्टाइन की इतनी अहमियत नहीं है जितनी मौलवी की अहमियत है। समझ में आ रही है बात कि नहीं आ रही है? तो आप अपना कॉन्सेप्ट क्लियर करो भाई, मौत के बाद की जिंदगी को मानते हो या नहीं मानते। नहीं मानो मुनाफकत छोड़ दो फिर आप। फिर ये ना बोला करो मैं मुस्लिम हूं लेकिन मैं इन मौलवियों को नहीं मानता हूं, भाई तू झूठ बोल रहा है। तू समझता है बात को कि नहीं समझता? और हूरों का जहां तक मसला है, तुम मजाक उड़ाओ हूरों का, हमें तो चाहिए भाई, तुम उड़ाओ मजाक, कल खुदा की कसम हम तुम्हारा मजाक उड़ाएंगे। नूह अलैह सलाम जब किश्ती बना रहे थे ना तो कौम मजाक उड़ा रही थी कि पानी है नहीं और ये मौलवियों को देखो ये फट्टे ले लेके क्या बना रहे हैं किश्ती। नूह अलैह सलाम ने कहा मुझे अल्लाह ने वही की है भाई अजाब आएगा। उन्होंने कहा अजाब का कोई चांस है नहीं, कोई समंदर करीब में है नहीं, कोई दरिया है नहीं कि सैलाब आए, और ये मौलवियों को देखो क्या कर रहे हैं। तो नूह अलैह सलाम ने फरमाया इन तस्खरू मिन्ना फइन्ना नस्खरू मिन्कुम, उड़ा लो मजाक, कल हम तुम्हारा मजाक उड़ाएंगे। तो आप आज हूरों का मजाक उड़ा लो भाई, हम तो खुदा के वादों पर यकीन रखते हैं भाई, हमें तो हूरें चाहिए, हमें तो चाहिए भाई। और हम तो अल्लाह से दुआ मांगते हैं अल्लाह उन हूरों से हमें महरूम ना करना और इन कमबख्तों को महरूम कर देना। ये दुनिया में भी महरूम है हूरों से, इनको गर्लफ्रेंड्स मिलती हैं, बीवियां इनको नहीं मिलती, और गर्लफ्रेंड का जब मूड ऑफ होता है वो छोड़ छाड़ के चली जाती है उसको। जब ज्यादा तू कल आज तू गरीब हो जा, देखता हूं मैं तुझे कितनी हूरें दुनिया में मिलती हैं। दीनदार लोगों को वफा करने वाली बीवियां मिलती हैं, वफा करने वाली औलादें मिलती हैं जो बुढ़ापे में सहारा बनती हैं। इन कमबख्तों को जो हूरों का मजाक उड़ाते हैं, ना दुनिया में वफादार बीवियां मिलती हैं और ना बुढ़ापे में वफादार औलादें मिलती हैं। और आखिरी बात करके बयान को खत्म करता हूं मैं, ये जो बार बार इल्जाम लगा रहे हैं मौलवियों की वजह से मुल्क तरक्की नहीं कर रहा। लोग कहते हैं देखो इतनी मस्जिदें इतने मदरसे लेकिन इतनी करप्शन, ये भी दावा बराए दावा है। इन मस्जिदों का क्या किरदार है भाई आपको तरक्की से रोकने में? किसी को देखा आपने मस्जिद में इमाम को बैठ के तरक्की के खिलाफ तकरीर कर रहा हो? किसी को देखा? आप कह सकते हैं तरक्की के खिलाफ तो तकरीर नहीं करते लेकिन हूरों के इतने फजाइल बयान कर देते हैं कि लोग उनके चक्करों में पड़ जाते हैं और कोई आइंस्टाइन और न्यूटन जैसा फिर पैदा नहीं होता, सारे हूरों के चक्कर में लग जाते हैं। ओ भाई हूरों के चक्कर में लगा के तरक्की से नहीं रोक रहे, आपको मोटिवेट कर रहे हैं हम कि तुम तरक्की करो, क्योंकि अल्लाह ने जन्नत की हूरों का वादा सुस्त और पोस्ती लोगों से नहीं किया, उन्हीं लोगों से किया जो स्ट्रगल करते हैं। मेरे तो मेडिकल कॉलेज में बयानात होते रहते, मैं कहता हूं तुम्हें हूरें मिलेंगी नहीं उस वक्त जब तक तुम पढ़ाई को फोकस नहीं करोगे। इस्लाम जब दुनिया में आया, मुझे एक बात बताओ, साइंस ने तरक्की की है या तनजुल में गई है साइंस? ये तो गोरे एतराफ कर रहे हैं कि मुसलमान साइंटिस्ट अगर ना होते तो जिस तरक्की पे आज हम हैं आज से 500 साल के बाद होते। तो इस्लाम के दुनिया में आने के बाद ही लोगों ने साइंसी तरक्की शुरू की है। तो इस्लाम ने कौन सा ऐसा सबक दिया था कि साइंसी तरक्की शुरू हो गई? उस वक्त तो यूरोप अंधेरों में डूबा हुआ था। जितने आपके साइंसदान है ना जो इस वक्त जितने उलूम है उन सब के ताने बाने कहीं ना कहीं मुसलमान साइंटिस्ट से जाके मिल रहे होंगे। तो अगर इस्लाम तरक्की में रुकावट होता है या मौलवी तरक्की में रुकावट होता तो बुनियादें क्यों रखी होती है इस्लाम ने साइंस की? एक चीज खैर की थी, आपने साइंस का लेबल लगा के उस खैर को भी सोसाइटी से खत्म कर दी। हमारे यहां मैं एक मिसाल देता हूं, हमारे यहां जो थोड़ी बहुत खैर है ना मेरे भाई, थोड़ी सी खैर, जो थोड़ी करप्शन कम है, बहुत ज्यादा है लेकिन और ज्यादा होती अगर ये मदारिस और ये मस्जिदें ना होती, क्योंकि थोड़ा बहुत हूरों की लालच में हो सकता है करप्शन छोड़ दे वो। अगर ये दीनी मदारिस और मस्जिदें ना होती जहां कोई खैर की बातें हो रही हैं, तो खुदा की कसम आपके कानून में और आपके हुक्मरानों के पास इतनी पावर नहीं है कि वो कौम को संभाल लेते। उन्होंने वो खुद इतने करप्ट हैं, वो तुम्हें करप्शन के खिलाफ बयान देते क्या? वो लतीफे सुनाते तुम्हें करप्शन के खिलाफ? उनका करप्शन के खिलाफ बोलना खुद लतीफा होता। ये तो थोड़ा बहुत कब्र का अजाब का खौफ है जो लोग दयानतदारी से काम ले रहे होते हैं। तो जब भी मेरे भाई YouTube पे Facebook पर कोई भी शख्स बैठ के फजूल बातें कर रहा हो ना, तो उसको प्रोमोट ना किया करें, एनालाइज किया करें। नंबर एक, आपने ये इल्जाम लगाया, इसका क्या सबूत है आपके पास? नंबर दो, आपने ये इल्जाम लगाया, इसका क्या सबूत है? नंबर तीन, आपने ये इल्जाम लगाया, इसका क्या सबूत है? ताकि आइंदा कोई बोलने से पहले 100 दफा सोचे। समझ रहे हो कि नहीं समझ रहे हो? अल्लाह ताला समझने की और खोपड़ी को इस्तेमाल करने की तौफीक दे। मुझे इजाजत दें, आज मेरा सफर भी है, एक सेकंड और ज्यादा लूंगा आपसे। मेरा मेडिकल कॉलेज में बयान हुआ, नीचे एक साहब के कमेंट्स, ज्यादातर तो पॉजिटिव कमेंट्स, सवात मेडिकल कॉलेज में बयान हुआ, एक साहब के कमेंट्स थे, इस मौलवी का यहां मेडिकल कॉलेज में क्या काम? समझ रहे बात को? इस इश्काल का जवाब मैं इंशाल्लाह बयान के बाद दूंगा। वक्त पूरा हो गया ना, नमाज भी पढ़नी हमने, क्या ख्याल है भाई? किसी ने सवाल किया, इस मेडिकल कॉलेज में आप किसी डिग्री होल्डर को लेकर आते, किसी साइंटिस्ट को लेकर आते, यूनिवर्सिटी के प्रोफेसर को लेकर आते, मौलवी का मेडिकल कॉलेज में, यानी इस बजबान हाल कह रहे थे, इस जाहिल का, इस मेडिकल कॉलेज के पढ़े लिखे लोगों में एक जाहिल का क्या काम? ये सवाल समझ में आया? इतने पढ़े लिखे लोग बैठे हुए हैं, कोई थर्ड ईयर का तालिबे इल्म, कोई फोर्थ ईयर का, कोई डॉक्टर बन चुका है, कोई अमेरिका से ट्रेनिंग लेके आया है, तो इतने पढ़े लिखे लोगों में एक मौलवी जिसे ना गुर्दों का पता और ना फेफड़ों का पता, उसका क्या काम? ये बहुत से लोगों के दिल की, मैं वो हर हमेशा उस इश्काल का जवाब देता हूं जो किसी एक आदमी के दिल की आवाज नहीं होती। एक हिम्मत करके इश्काल कर लेता है, लेकिन वो लाखों लोगों के दिल की आवाज होती है कि इसका यहां क्या काम? तो ब्रेक के बाद इंशाल्लाह हम मिलते हैं, ठीक है ना? इस इश्काल का हम जवाब देंगे। जिन्होंने बैठना है बैठे, टाइम हो गया नमाज का, तो जिन्होंने जाना है नमाज पढ़ के पतली गली से निकले। अल्लाह अमल की तौफीक अता फरमाए। بسم اللہ الرحمن الرحیم۔ اگر امام کے پیچھے سورہ فاتحہ پڑھی جائے تو نماز ہو جائے گی۔ ویسے تو آپ کا بیان سنا تھا، ہمارے نزدیک نماز نہیں ہوگی کیونکہ امام کے پیچھے قرات کرنے سے قرآن نے منع کیا۔ اذا قرئ القرآن فاستمعوا له وانصتوا، جب قرآن کی تلاوت کی جائے تو خاموشی سے سنو اور خاموش رہو، غور سے سنو اور خاموش رہو۔ یہ آیت خطبے کے بارے میں بھی ہے، نماز کے بارے میں، یہاں بھی قرآن سنانے کے لیے پڑھا جائے گا۔ ایک تو ہوتا ہے نا کوئی اپنی تلاوت کر رہا ہے، تو اپنی کر رہا ہے، وہ اپنی کر رہا ہے، آپ کوئی بھی کام کر سکتے ہیں۔ ایک ہے باقاعدہ قرآن کی محفل ہو، چاہے جمعے کے خطبے میں ہو، چاہے نماز میں ہو، یہ بہت واضح آیت ہے۔ دوسری حدیث آتی ہے کہ صحیح مسلم کی حدیث ہے، انما جعل الامام لیتم بہ، اذا کبر فکبروا و اذا قرأ فانصتوا و اذا قال وللظالین قولوا امین. امام کو امام اس لیے بنایا جاتا ہے اس کی اقتدا کی جائے، جب وہ تکبیر کہے تم بھی تکبیر کہو، جب قرآن شروع کرے تو خاموش ہو جاؤ، جب وللظالین کہے تو امین کہو. تو ان حدیث کے پیش نظر ہمارا موقف یہی ہے کہ امام کے پیچھے تلاوت جائز نہیں ہے. باقی اجتہادی اختلاف ہے اس میں ائمہ کرام کا، جو ائمہ اس کو لازم سمجھتے ہیں جیسے امام شافعی، تو پھر وہی بات آ جاتی ہے، یا تو آپ دلائل کی دنیا میں جاؤ یا تقلید کا راستہ اختیار کرو. تو تقلید ہے تو پھر ایک کی تقلید ہے، یہ نہیں کہ کبھی حنفی بن رہے ہو کبھی شافعی بن رہے ہو، سمجھتے ہو کہ نہیں سمجھتے ہو، بات سے بات نکلتی ہے. میرا ایک بیان بھی لوگ آدھا چلا رہے ہیں، کیا ہو گیا بھائی؟ یہ پیچھے یہ تو ریکارڈ ہو گیا نا. میرا ایک بیان بھی لوگ آدھا چلا رہے ہیں. میں نے یہ بات کی کہ آج کل نا فرقہ واریت کے خلاف کوئی نیا فرقہ بنتا ہے اور کہتا ہے کہ ہمارا کوئی فرقہ نہیں ہے، اور اس نام پہ نئے نئے فرقے روز مارکیٹ میں آ رہے ہیں. تو میں نے اس سے کہا تھا کہ کچھ دعوے دیکھنے میں بڑے اچھے ہوتے ہیں، حقیقت میں ان تلوں میں تیل نہیں ہوتا. اب مثال کے طور پر لوگ کہتے ہیں اسلام میں فرقہ واریت نہیں ہے. نبی صلی اللہ علیہ وسلم نے فرمایا امت کے 73 فرقے ہوں گے، ایک جہنمی ایک جنتی، باقی سارے کہاں جائیں گے؟ جہنم میں. اس پہ میں نے بیان کیا کہ وہ جو ایک جنت میں جائے گا وہ بھی تو فرقہ ہی ہوگا نا. تو آپ نے کیا کرنا ہے، آپ نے نئے فرقے بنانے کے بجائے جتنے مارکیٹ میں چل رہے ہیں ان میں دیکھنا ہے کہ صحیح کون ہے غلط کون ہے، جو صحیح ہے اس کو آپ فالو کریں، باقیوں کو اپنے حال پہ چھوڑ دیں. یہ نہیں کریں کہ سب غلط ہے تو ایک نیا بناؤ مارکیٹ میں، جتنے مارکیٹ میں ہیں انہی میں سے ایک صحیح ہے اس کو فوکس کرو. اس پہ کسی نے کہا کہ دیکھو یہ مفتی صاحب کیسے فرقہ واریت کو پروموٹ کر رہے ہیں، انہوں نے کہا ایک صحیح ہے اور اس کو فالو کرو، اس کا مطلب باقیوں کو یہ جہنمی قرار دے رہے ہیں. تو یہی تو فرقہ واریت ہے کہ اپنے سوا سب کو غلط سمجھنا. میں نہیں باقیوں کو جہنمی قرار دے رہا، حدیث باقیوں کو کیا قرار دے رہی ہے؟ جہنمی. سمجھتے ہو گے نہیں سمجھتے؟ حدیث میں آتا ہے ایک صحیح ہوگا باقی سارے کیا ہوں گے؟ غلط ہوں گے. اور پھر میں نے یہ نہیں کہا وہ دیوبندی ہوگا یا اہل حدیث ہوگا، میں نے کہا اس کی علامت دیکھی جائیں گی. ما انا علیہ و اصحابی، جو نبی اور صحابہ کے مسلک پہ چل رہا ہے، نبی کے ساتھ صحابہ کو ایڈ کرنا پڑے گا. جو قرآن و سنت کی وہ تشریح بیان کرتا ہے جس پہ صحابہ کا عمل نہیں تھا وہ بھی جہنمی ہے. سمجھتے ہو گے نہیں سمجھتے؟ تو یہ پوری بات میں نے کی ہے، لیکن آدھی بات چلا کے اسی بیان کو میرے خلاف لوگوں نے چلایا ہے. تو ان باتوں کا کسی کے پاس کوئی جواب نہیں ہے. بس نیا فرقہ آئے گا وہ کہے گا یہ سارے فرقے ہیں یہ سب غلط ہیں، تو کیا کریں بھائی غلط ہیں؟ تو کہے گا میں دیکھو قرآن و سنت کی بات کر رہا ہوں. تو یہ سارے فرقے بھی لیبل قرآن و سنت ہی کا لگا رہے ہیں، آپ ان کے پاس بیٹھے تو یہ سب قرآن و سنت کا لیبل لگا رہے ہیں. اس کے باوجود ٹھیک ایک ہی ہے ان میں. ٹھیک کون ہے؟ ایک ہی ہے کہ جو قرآن و سنت کی وہ تشریح کر رہا ہے جو صحابہ سے منقول ہے. کبھی بھی صحابہ تابعین کو آپ بیچ سے نکالو گے نا اگر، تو پھر قرآن و سنت کی تشریح معتبر ہی نہیں ہوگی آپ کی. سمجھتے ہو کہ نہیں سمجھتے ہو؟ تو بیانوں کو کاٹ کاٹ کے نہ چلایا کریں. اچھا میرے بھائی، یہ ہو گیا سورہ فاتحہ کا. اگر وضو کے دوران آ رہا ہو، کیا آ رہا ہو بھائی؟ وضو پتہ نہیں کیا کہہ رہے ہیں بھائی. وضو کر لیا، اچھا آدھا وضو کر لیا ہو. ایک تو اردو کی رائٹنگ اتنی خراب ہو گئی ہے، بیڑا ہی غرق کر دیا اردو کا. اگر وضو کے دوران آدھا وضو کر لیا ہو اور دوران وضو دانت سے خون نکل آئے تو وضو دوبارہ کرے یا صرف منہ دھو لے؟ دوبارہ وضو کرنا پڑے گا. خون نکل گیا اتنا کہ اس میں سرخی زیادہ تھی، تھوک جب آپ نے پھینکا تو سرخ رنگ تھا اس کا، غالب سرخی تھی، تو پھر وضو ٹوٹ گیا، دوبارہ کرنا پڑے گا. مفتی صاحب میرا سوال یہ ہے کہ میں نے بہت دیکھا ہے کہ لوگوں کے عقائد ٹھیک نہیں ہیں، شرکیاں ہیں وہ اچھا یہاں بھی لوگ ایک اشکال کرتے ہیں، بھائی خون نکلنے سے وضو ٹوٹتا ہے، یہ تو حدیث کے خلاف ہے. حدیث پیش کرتے ہیں ایک صحابی کے تیر لگا ان کے تو خون نکلا، اور وہ دو صحابی کے تیر لگا تھا خون نکلا اور وہ نماز پڑھتے رہے. سمجھتے ہو نا؟ تو اس کا جواب کیا دیا جاتا ہے کہ بھائی ہو سکتا ہے ان صحابی کو مسئلہ معلوم نہ ہو، اور یہ بھی ہو سکتا ہے کہ اس وقت تک خون نکلنے سے وضو ٹوٹنے والی حدیث آئی نہ ہو، یہ حکم منسوخ ہو ان صحابی، یہ بعد میں حکم منسوخ ہوا ہو. یہ بھی ممکن ہے کہ نبی نے بیان کر دیا ہو لیکن وہ حدیث ان صحابی تک پہنچی نہ ہو. تو لوگ فوراً کہتے ہیں ابے اصل میں انہوں نے نا اپنے مسلک کی وہ قسم اٹھائی ہوئی ہے اپنے مسلک کو پروموٹ کرنے کا، یہ فرقہ پرست لوگ ہیں. تو یہ خوب سمجھ لو، جو امام و حنیفہ کہتے ہیں نا خون نکلنے سے وضو ٹوٹتا ہے، وہ بھی حدیث ہی کی بیس پہ کہتے ہیں. آپ نے ایک حدیث سنی ہے تو فوراً فتوا لگا دیا, دوسری آپ نے سنی نہیں ہے. دوسری حدیث میں آتا ہے انہا دم عرقن, ایک صحابی آئی نبی صلی اللہ علیہ وسلم کے پاس کہ مجھے بلیڈنگ بہت زیادہ ہوتی ہے تو کیا یہ حیض کا خون ہے؟ آپ نے فرمایا انہا دم عرقن لیست بالحیضہ, یہ حیض نہیں ہے, رق کا خون ہے, لہذا جب یہ نکلے گا تو فتوضئی, صرف وضو کرو, غسل نہ کرو. اس سے پتہ چلتا ہے رگ میں سے جب خون نکلتا ہے تو حدیث کے مطابق اس سے وضو لازم ہو جاتا ہے. یہ رگ سے وہ رگ مراد نہیں جس کو اردو میں رگ کہتے ہیں, کوئی بھی نس سے جب خون نکلے گا. تو اسی طرح اسی سے ائمہ نے استدلال کیا ہے. یہ جو حدیث ہے جس میں آتا ہے کہ ان کے تیر لگا اور وہ نماز پڑھتے رہے ہیں, اس حدیث پر سب سے بڑا اشکال یہ ہوتا ہے کہ یہ کسی کے بھی مسلک پہ فٹ نہیں بیٹھتی, اس میں لازمی تاویل کرنی پڑے گی. اس لیے کہ جو یہ کہتے ہیں نا خون نکلنے سے وضو نہیں ٹوٹتا, خون کو ناپاک وہ بھی مانتے ہیں, کیونکہ قرآن میں ہے کہ خون کیا ہے؟ ناپاک ہے. بہتا ہوا خون جو ہوتا ہے نا, دم مسفوحہ, کو قرآن نے ناپاک کہا ہے. اور ناپاک چیز جسم پہ لگی ہو نماز ہو جاتی ہے. تو ہمارا سوال یہ ہے کہ جب ان صحابی کے خون نکلا, وہ تو ناپاک تھا, وہ اتنی بڑی ناپاکی کپڑوں پہ لگی ان کے, ایسا تو نہیں نکلا ہوگا نا خون یوں کر کے گیا ہوگا اور ڈائریکٹ زمین پہ جسم پہ لگا ہی نہ ہو, تو ناپاک کپڑوں میں ان کی نماز کیسے ہو گئی؟ تو جو جواب آپ کا وہاں ہے وہی ہمارا یہاں ہے. سمجھتے ہو گے نہیں سمجھتے؟ تو ناپاک کپڑوں میں نماز نہیں ہوتی تو ان کی کیسے ہو گئی؟ تو یہی کہا جائے گا ان کو علم نہیں تھا مسئلے کا, ان صحابی کا اپنا ذاتی عمل تھا یہ, یا وہ اپنے آپ کو معذور سمجھنے لگے ہوں گے کہ بھئی ہماری اتنی بلیڈنگ ہو رہی ہے کہ اب پورا ٹائم تک یہ بلیڈنگ ہی ہوگی. تو جب معذور ہوتا ہے اس کا وضو پھر خون نکلنے سے نہیں چھوٹتا, اگر مسلسل نکلتا رہے خون نا. تو کچھ بھی اس میں کہا جا سکتا ہے, لیکن یہ حدیث اپنے ظاہر پر نہیں ہے, ورنہ خون کو پاک ماننا پڑے گا اور یہ قرآن کے خلاف ہے. آج کل کے جو اسکالرز ہیں نا, ان بیچاروں نے حدیث کا ریفرنس دیکھ کے, ایک حدیث ان کے پاس ہوتی ہے, لوگ میں بار بار کہتا ہوں ان کے ریفرنسز سے متاثر ہوتے ہیں, انہوں نے پراپر وے میں علم حاصل نہیں کیا ہوتا. ایک طرف کی حدیث پیش کر رہے ہوتے ہیں, دوسری طرف کی پی رہے ہوتے ہیں, ہمیشہ ایک آنکھ سے ریسرچ کرتے ہیں, ایک آنکھ بند کر کے. وہ حدیثیں جو ان کے مطلب کی ان کو نظر آ رہی ہوتی ہیں, جو ان کے اگینسٹ جا رہی ہوتی ہیں اس سے بالکل انہوں نے آنکھ چھپائی ہوئی ہوتی ہے. تو آج کل کے جو اسکالرز آ رہے ہیں نا, جو علماء نہیں ہے, میجورٹی کا یہی حال ہے. اچھا میرے بھائی مفتی صاحب, میرا سوال یہ کہ میں نے بہت دیکھا ہے کہ لوگوں کے عقیدے ٹھیک نہیں ہیں, شرکیاں ہیں, وہ مشرک ہوتے ہیں جبکہ انہوں نے نکاح بھی کیے ہوئے ہوتے ہیں, انہوں حج بھی کرتے ہیں تو ان کا نکاح ہوا نہ ہو جائے. تو آپ لوگ, جو آپ کو ٹینشن نہیں ہونی چاہیے کسی کی شادی ہوئی ہے کہ نہیں ہوئی ہے, ہم ظاہر کے مکلف ہیں, جب تک کلمہ پڑھ رہا ہے اور دو ٹوک لفظوں میں شرک کی باتیں نہیں کر رہا, گول مول باتیں کر رہا ہے, تو ہمیں اس کو مسلمان ہی سمجھنا پڑے گا. تو اپنے بارے میں پوری پوری تحقیق کر لیا کرو کہ میرا نکاح باقی ہے یا نہیں ہے, دوسروں کے بارے میں بہت مسائل ہو جائیں گے. پہلے ہی مارکیٹ میں نکاح نہیں ہو رہے, جو تھوڑے بہت ہو گئے ان کو بھی آپ کو یہ نہیں ہو رہے, تو پھر بچے گا کیا ہمارے پاس؟ تو اس لیے بھائی اتنا ٹینشن میں, یہ بالکل وہمی, جس کو جیسے وضو کا مسئلہ ہوتا ہے نا, اس کا وضو قیامت تک ہوتا ہی نہیں ہے, تو وہمی کا ایمان بچتا ہی نہیں ہے, ہر وقت اس کو شک رہتا ہے میں نے یہ بول دیا تو میرا وضو تو نہیں ٹوٹ گیا, میرا نکاح تو نہیں ٹوٹ گیا. تو دوسروں کے بارے میں اچھا گمان رکھنے کا ہمیں حکم ہے. باقی شرک سوسائٹی میں پھیل رہا ہے, اس میں دو رائے نہیں ہے, لیکن شریعت نے ہمیں نکاح طلاق ان حکام میں ظاہر کا مکلف بنایا. ظاہری طور پر جب میاں بیوی ہیں تو ہم ان کو کیا سمجھیں گے؟ میاں بیوی سمجھیں گے. ہم یہ تحقیق نہیں کریں گے کہ بھائی ہو سکتا ہے یہ اس نے یوں کہا ہو تو نکاح ختم ہو گیا. بھائی ہو تو دنیا میں بہت کچھ سکتا ہے. ہاں میں ابھی اس کو یہ سوال پڑھ رہا ہوں, پھر میں یونیورسٹی کے والے سے ایک سوال کیا نا کسی نے کہ مولویوں کا میڈیکل کالج میں کیا کام, اس کا میں جواب دوں گا انشاءاللہ. صلو علی الحبیب. کیونکہ جب علماء کے بیانات ہماری یونیورسٹیوں میں ہونا شروع ہو گئے ہیں نا, مذہبی اسکالرز بھی آ رہے ہیں, یوتھ کلب والے بھی کام کر رہے ہیں, تو اس طرح کی آوازیں اٹھ رہی ہیں کہ ان کا کیا کام, ان کا یہاں کیا کام. ابھی میں بتاؤں گا ان کا کیا کام ہے یہاں پہ. مفتی صاحب کیڑے مکوڑوں کو مارنا کیسا ہے جبکہ وہ گھر میں گندگی ہی پھیلاتے ہوں؟ کیڑے مکوڑوں کو آپ سنبھال کے رکھیں, ان کو جو مکوڑے ہوتے ہیں نا کہیں بھوک سے نہ مر جائیں, روزانہ چیونٹیاں کھلائیں ان کو آپ, یا مٹھائی لا کے رکھا کریں, ان کو پروان چڑھائیں, لال بیگ بھی پالیں کیونکہ گھر میں بعض دفعہ لال بیگ نکلتے ہیں, یہ تمام چیزیں آپ پالیں. آپ سے نہیں پل رہا, ایزی سینٹر میں جمع کرا دیں ان کو. کیڑے مکوڑے تو مارو گے اور کیا کرو گے میرے بھائی, کیڑے مکوڑوں کو مارو. لوگ کہتے ہیں مفتی صاحب سے کسی نے معصومانہ سوال پوچھا اور مفتی صاحب اس کا مذاق اڑا رہے ہیں. میں نہیں مذاق اڑا رہا, میں معذرت کہتا ہوں بھائی جس نے سوال پوچھا, کائنڈلی میری عادت ہے مذاق کی, مذاق اڑانے کی نہیں مذاق کرنے کی, تو میں ویسی معذرت. میں کمنٹس پڑھتا ہوں اپنے بیان پہ نا لوگوں کے. तो कहते हैं देखो मजाक उड़ा रहे हैं। नहीं उड़ा रहा भाई, मैं तो मजाक कर रहा हूं भाई, जिसने जिसको ये पर्ची भेजी उससे मैं माजरत खाऊं, ठीक है ना। मुफ्ती साहब हिंदुओं के साथ खाना पीना, उनके बर्तन में पानी पीना कैसा है? जायज है भाई, गैर मुस्लिमों के साथ खाना पीना उनके बर्तन में पानी पीना भी जायज है। बाकी किसी को तभी तौर पर कराहत आती है तो एक अलग बात है, तभी तौर पर, क्योंकि गैर मुस्लिम लोग शराब भी पीते हैं, तो अब आपको कराहत आ रही है, पता नहीं शराब पी हुई है नहीं पी हुई है, तो मेरा तो दिल नहीं चाहता, इसलिए नहीं कि मैं उसकी तौहीन समझता हूं, यानी उसको मैं बुरा समझ रहा हूं या नापाक समझ रहा हूं। गैर मुस्लिम नापाक ही होता है, वो नापाक नहीं है। वो जो कुरान ने कहा है ना मुशरिकीन नापाक है, उससे बातनी निजासत मुराद है, अकीदे की निजासत मुराद है। जाहिरी तौर पर गैर मुस्लिम पाक ही समझा जाएगा, लेकिन एक तबीयी तौर पर इंसान को कराहत आती है कि ये लोग शराब पीते हैं, फिर अंदरूनी सफाई का इनके यहां वो एहतमाम नहीं है जो मुसलमानों के यहां है। बैरूनी सफाई तो होती है, अंदरूनी सफाई में इनके मजहब का हिस्सा नहीं है ना वो चीजें। अब जो हम लोग में जो खासतौर पर नमाजी होगा वो तो ना चाहते हुए भी दिन में 15 दफा कुल्ली करके दांत साफ करेगा, फिर मुझे गुस्सा आता है यार आप लोग पे। कितना ही मैला हो, नमाजी आदमी पानी से इस्तिंजा भी करना पड़ता है उसको, और अल्लाह भला करे। इस इस्तिंजा से मुझे याद आया कि वो मेडिकल कॉलेज में जिसने बयान जिसने मुझ पर एतराज किया ना कि मुफ्ती साहब का मौलवियों का मेडिकल कॉलेज में क्या बयान, क्या इनसे इस्तिंजा सीखने के लिए आए हो? ये तंज किया हुआ था उसने, क्या ये तुम्हें इस्तिंजा सिखाएगा? यानी उनका ख्याल ये कि मौलवियों का काम लोगों को इस्तिंजा सिखाना है और ढेले का इस्तेमाल करना सिखाना है। तो मैं अभी आ रहा हूं उसकी तरफ, अभी आ रहा हूं, आप बेफिक्र रहे। मैं बता रहा हूं अभी कि तुम मौलवियों को अगर सोसाइटी से निकाल दोगे ना, वाकई तुम्हें इस्तिंजा भी नहीं आएगा। जिस सोसाइटी में मौलवी नहीं है ना, अंग्रेजों के यहां मौलवी होते हैं, 20-20 साल गुजर जाते हैं, पानी के इस्तेमाल की तौफीक नहीं मिलती, समझते हो। मैं तो गया हूं यूरोप में और इन मुल्कों में, तरस जाता है आदमी, अल्लाह कहीं पानी का इंतजाम करा दे, अल्लाह पानी का इंतजाम, बैतुल खला में पानी के बगैर नहीं जा सकते हम, अल्लाह हम लोग इतने मैले नहीं है। तो मौलवी नहीं है तो गोरा पानी भी इस्तेमाल नहीं करता, टिश्यू चला रहा है, ऊपर से देखो ऐसा नीट क्लीन स्प्रे विस्प्रे और ऑफिस जा रहा होगा, तो शुगर करो तुम्हें मौलवी इस्तिंजा सिखा रहा है, समझते हो गए नहीं समझते। तो मौलवी के मार्केट से शार्ट होने से ये नहीं होगा कि सोसाइटी में सफाई आ जाएगी, बल्कि जो थोड़ी बहुत सफाई है उससे भी महरूम हो जाओगे। जैसे चल रहे हो ना चलते रहो। हमारे एक दोस्त है यूरोप में मेरे साथ, जब बैतुल खलाओं में पानी नहीं, पूरे एक दिन बेजार हो गए कि यार इनको किसी बुजुर्ग ने नसीहत की थी, कोई आईने साइन कहकर किया था कि पानी इस्तेमाल करने से जरासीम फैलते हैं, क्या हो गया इनको? तो इतना ज्यादा पानी से नफरत बैतुल खला में, यार हद होती है कोई। अब मैं ज्यादा गहराई में नहीं जा रहा, गुस्ले जनाबत नहीं है गैर मुस्लिमों के यहां, बीवी से बीवी हो या गर्लफ्रेंड से रिलेशन किया ऐसे ही चले गए। ये तो मजहबी स्कॉलर्स हैं जो बताएंगे भाई तुम्हें नहाना पड़ेगा, नहाए बगैर मस्जिद में घुस नहीं सकते। तभी मुसलमान इस बहाने, जो मैले भी होते हैं ना वो भी इस बहाने क्या कर लेते हैं, नहा लेते हैं, गुसल करके तहारत का एहसास होता है, गंदगी नाइट फॉल हो गया, गुसल फर्ज हो जाता है ना, गैर मुस्लिम में भी फर्ज होता है। तो वो कह रहे मेडिकल कॉलेज में आ रहे हैं इस्तिंजा के मसाइल सिखा, हालांकि मैंने वहां इस्तिंजा नहीं सिखाया, लेकिन इस्तिंजा भी अगर मौलवी सोसाइटी में रहेगा तो लोग इस्तिंजा करेंगे, वरना ऊपर ऊपर से तो होंगे स्प्रे कर करके जा रहे हैं, अंदर का हाल बड़ा बुरा होगा। जिन सोसाइटियों में मौलवी नहीं हो, मौलवी नहीं है ना, उनको बाहर से देखो बड़े अच्छे, अंदर से देखोगे तो आप बोलोगे खुदा के लिए किसी मौलवी से मसले मालूम कर ले, बगलें कैसे साफ की जाती है, नहाया कैसे जाता है, अल्लाह का वास्ता किसी मौलवी से सीख ले, वैसी जेवर पढ़ ले। एक तस्वीर का रुख देखती हमारी सोसाइटी, दूसरा रुख नहीं देखती, बस एक रुख देख रही है। मैं मानता हूं गोरों के यहां बहुत सफाई है, बहुत सफाई है, सड़कें वड़के बड़ी साफ होती, हमारे यहां नहीं है, लेकिन हमारे यहां जो गटर के ढक्कन नहीं है वो मौलवियों की वजह से, भाई इसका मौलवियों से कोई ताल्लुक नहीं है। जो हमारे यहां सोसाइटी में गंदगी है वो मौलवियों की वजह से नहीं, मौलवी हटा दोगे ना तो हम बाहर से गंदे अंदर से भी गंदे हो जाएंगे। और अंग्रेज अगर अपनी सोसाइटी में मौलवी को ले आया तो बाहर से तो अच्छा है, अंदर से भी अच्छा हो जाएगा। अभी अंदर से अच्छा नहीं है, अंदर की रिपोर्टें अंग्रेजों की बहुत खराब होती है। आप कह सकते हो साहब क्या आपने अंग्रेज को अंदर से देखा है? मैंने अंग्रेज को अंदर से देखा नहीं है, बाहर से ही सूंघा है जिससे अंदर की रिपोर्टें पता चल गई थी। बाहर से ही स्मेल से पता चलता है कि अंदर की रिपोर्टें क्लियर नहीं है। तो ये जो तुम्हें टीवी में नजर आ रहे हैं ना सफेद सफेद, ये अलग चीज है। टीवी में अंग्रेज नजर आ रहे हैं और बाकी جب عید پہ ان سے گلے ملو تو پتا چلتا ہے کہ اندر ہمارے کسی مولوی سے گلے ملو خدا کی قسم خوشبو آتی ہے, خوشی ہوگی تمہیں. میں تو ملتا ہوں علماء سے, گلے ملتا ہوں, اتنا مزہ آتا ہے جو اپنے بزرگوں سے اکابر, دل چاہتا ہے چمٹے رہو ان سے. قیامت کے دن ایمان والوں کے قرآن کی کیفیت ہوں گی. ابراہیم سمجھ کریں, یہ تو پوری بیانات اس پہ ہو چکے ہیں کیا کیفیت ہوگی. مفتی صاحب میں 3 سال سے بے روزگار ہوں, مجھے کب جاب نہیں مل رہی اور والدہ کی طبیعت بھی کافی دنوں سے خراب ہے, ان پر جادو ٹونا وغیرہ کس طرح سے. بکواس ہے, کوئی والدہ پہ جادو ٹونا نہیں ہے, الو بنایا کسی نے. دیکھو جادو ٹونے کا اثر ان لوگوں پر ہوتا ہے جن کی قوت ارادی کمزور ہوتی ہے, جو یہ سمجھتے ہیں کہ اثر ہوتا ہے تو ان پہ ہو جاتا ہے, جو یہ سمجھتے ہیں کچھ بھی نہیں ہوتا ان پہ کسی کا باپ بھی کچھ نہیں کر سکتا. یہاں وہ مشہور اشکال ہے کہ پھر نبی پر جادو کا اثر کیوں ہو گیا. وہ میں 20 دفعہ بتا چکا ہوں کہ یہودی آپ کو جادوگر کہتے تھے تو اللہ نے تھوڑا سا اثر ہونے دیا تاکہ یہودیوں کا یقین ہو جائے کہ یہ جادوگر نہیں ہے اور بشریت میں کامل ہیں, ورنہ ایسے نہیں ہے. انہی بے وقوفوں پہ اثر ہوتا ہے عام طور پہ جو اثر قبول کرتے ہیں. پیغمبر پہ کیوں ہوا وہ میں نے بتا دیا, حالانکہ پیغمبروں پہ جادو کا اثر نہیں ہوتا لیکن اللہ نے پیغمبر پہ ہونے دیا محمد صلی اللہ علیہ وسلم پر, تاکہ حالانکہ آپ تو دنیا کے ذہین ترین انسان تھے اور قوت ارادی انتہائی مضبوط. آپ نے کہا میرے ایک ہاتھ پہ چاند اور ایک ہاتھ پہ سورج رکھ دو, میں اپنی دعوت سے پیچھے ہٹنے والا نہیں ہوں. اتنی قوت ارادی کسی کی ہوتی ہے؟ لیکن پھر بھی اللہ نے اثر ہونے دیا تاکہ یہ بھی الزام بری ہو جائے, بھائی کہ تم کہتے ہو نا جادوگر ہیں تو نارملی نہیں ہوتا. میں جادوگروں کو چیلنج کرتا ہوں, یار کچھ ہمارا بھی کچھ بگاڑ کے دکھاؤ ان کے پاس کچھ. اگر دیکھو ان کے پاس جنات اور یہ سب چیزوں کی طاقت ہوتی تو یہ تمہارے محتاج کیوں ہوتے, یہ دکانیں کھول کے کیوں بیٹھتے, یہ ان کا تو یہ سارا کام بے روزگاروں کا ہے. کبھی کسی ڈاکٹر کو دیکھا روحانی علاج کر رہا ہو؟ کبھی کسی مفتی کو دیکھا؟ آپ کہہ سکتے ہیں مفتی فلاں روحانی عامل ہے, وہ مفتی نہیں ہے, وہ روحانی عامل ہے, اس نے مفتی لگا دیا اپنے نام کے ساتھ. ورنہ سچی مچی کا کوئی مفتی روحانی عامل نہیں ہوتا کیونکہ اس کے پاس ایجوکیشن ہے نا. کبھی کسی کاروباری آدمی کو دیکھا روحانی عامل؟ یہ سارے ان لوگوں کے کام ہیں جن کو کچھ بھی نہیں آتا, سوسائٹی کے گرے ہوئے لوگ تھے, کوئی ان کا سورس آف انکم نہیں, کچھ بھی نہیں. تو بے روزگاری دور کرنے کا بہترین طریقہ دم درود جھاڑ پھونک شروع کر کے چن چڑیل بھوت بھگانا شروع کر دو تو اس سے نوٹ آنا شروع ہو جاتے ہیں. بے روزگاری کا بہترین حل یہ. تو اس لیے آپ کی والدہ پہ کوئی جادو وادو نہیں ہے, دماغ سے نکال دیں. جس گھر میں ہم لوگ گئے وہ گھر بہت بھاری ہے, اوئے ہوئے ہوئے ہوئے, آپ نے ترازو میں تولا ہوگا اس گھر کو, ہم پہ قرضہ بہت زیادہ ہے. اور جس کے دماغ میں ایک دفعہ یہ آ گئے کہ مجھے جاب اس لیے نہیں مل رہی کہ مجھ پہ جادو ہے, مجھ پہ, اب وہ گئی زندگی برباد. اب نہ وہ کبھی ٹھیک ہوگا نہ کبھی اس کا روزگار ملے گا کیونکہ نا امید ہو گیا اور ساری صلاحیتیں جادو کے علاج میں, جو جاب تلاش کرنے میں ٹائم لگانا تھا وہ چڑیل بھگانے میں لگائے گا, تو گیا کام سے. سمجھتے ہو؟ ایسے مذہبی رہنماؤں کو پکڑنے کی ضرورت ہے, یہ لوگ بدنام کر رہے ہیں اسلام اور دین کو. ہم پر کردہ بہت زیادہ ہیں, چھوٹی بہن کی آنکھوں کا مسئلہ ہے ان کی, اللہ وہ بیچاری کی آنکھ سے اللہ تعالیٰ شفا دے بھائی. دوسری کو خطرہ ہے, گھر میں بہت زیادہ پریشانی ہے, کوئی وظیفہ بتا دیں. رات کو تہجد میں اٹھ کے 2 رکعت پڑھ کے اللہ سے دعائیں مانگیں اور دن میں محنت کریں, پیسہ کمانے کی کوشش کریں, اسٹرگل کریں. وظیفوں میں ٹائم لگانے کے بجائے وظیفہ تو دعا مانگیں, وہ تو مانگنی ہے دعا, تو مسلمان کا تو ایمان اللہ پہ ہے. کثرت سے دعائیں مانگیں اور دبا کے محنت کرو. اور جو کہنا جن ہے بھوت ہے چڑیل ہے, میری طرف سے ایک لگا دو اس کو اپنی ذمہ داری پہ. یہ ہو گئے مفتی طارق مسعود صاحب, ہم بڑی دور سے آپ سے ملنے آئے. بھائی مجھے میرا سفر ہے ابھی, مجھے فوراً نکلنا ہے. کون ملنے آیا ہے, کہاں ہے؟ السلام علیکم, سب سیٹ ہے, ملاقات ہو گئی, ٹھیک ہے, اپنا خیال رکھیے گا. میرا تو بڑے بھائی مفتی صاحب بریلوی علماء کہتے ہیں کسی دوسرے مسلک کے امام کے پیچھے نماز نہیں ہوتی, یہ ان کے بیان نہیں سن سکتے. کیا دیوبندی فرقے میں بھی اس طرح کی کوئی پابندی ہے؟ دیکھو اس میں دو قسم کے, 3 قسم کے اسکالرز ہیں. کچھ اسکالرز کہتے ہیں سب کو سنو, سب کو سنو. لوگ کہتے ہیں یہ ہے حق پرست, حالانکہ یہ حق پرست نہیں ہے. اگر آپ نے حق اور باطل کو جانچے بغیر سبھی کو سننا شروع کر دیا نا, تو دماغ خراب ہونے کے علاوہ کچھ بھی حاصل نہیں ہوگا. کچھ بیسک چیزیں ایسی ہیں جن پہ آپ کمپرومائز نہیں کر سکتے. مثال کے طور پر جو قرآن کے خلاف آپ کو لے کے جا رہا ہے, کچھ اسکالرز ایسے ہیں قرآن میں ہی شک پیدا کر دیتے ہیں, کچھ اسکالرز ایسے ہیں حدیثوں میں شک پیدا کر دیتے ہیں, कुछ स्कॉलर्स ऐसे हैं जिनको सुन के सहाबा की नफरत दिल में पैदा हो रही है, इनको कभी भी नहीं सुनना आपने। कुछ स्कॉलर्स ऐसे हैं जिनको सुन के लगता है यही दुनिया में ठीक है, बाकी सारी क्या है, बाकी सारे गलत हैं। तो ये नहीं हो सकता कि पूरी उम्मत गलत हो जाए और चार आदमी ठीक हो जाए। ऐसे स्कॉलर्स को नहीं सुनना है, इतने ब्रॉड माइंडेड नहीं बनो। फिर तो कादियानियों को भी सुनो, फिर तो मुल्हिदों को भी सुनो। तो इससे वसवसे पैदा होते हैं, एक दो चीज तयशुदा है ना उसमें भी शक पैदा हो जाता है। तो असहाबे इल्म तो सुनेंगे जिन्होंने रद्द करना है। तभी देखो नबी सल्लल्लाहु अलैहि वसल्लम ने हजरत उमर को देखा ना, तौरात पढ़ रहे हैं आप, गजबनाक हुए कि जब वो मनसूख हो गई है तो कुरान पढ़ो, तौरात क्यों पढ़ रहे हो? तो जिसने तहकीक करनी है उसके लिए तो ठीक है, आम आदमी को नबी ने तौरात और इंजील पढ़ने की इजाजत नहीं दी कि भाई एक मनसूख है। तो हमारा ये अकीदा है कि सहाबा बरहक हैं, अइमा मुज्तहिदीन बरहक हैं, उम्मत गुमराही पे जमा नहीं हो सकती। तो जो स्कॉलर की दावत से ये लग रहा है कि पूरी उम्मत गलत और ये ठीक है, सहाबा गलत और ये ठीक है, उसको कभी भी नहीं सुनना आपने, क्योंकि वसवसे पैदा होंगे आपका। आप उसकी बात पे यकीन करो ना करो, लेकिन आपके इत्मीनान और जो इबादत हो रही है ना इत्मीनान से, उसमें खलल पैदा होना शुरू हो जाएगा। दूसरी बात ये, बात कहते हैं सिर्फ मुझे सुनो, ये दूसरी इंतहा है भाई। अहले हक का एक मैयार है, मा अना अलैहि व असहाबी, जो सहाबा और पैगंबर से ना हटा रहा हो और उम्मत से ना हटा रहा हो। तो ऐसे फिर जो उलमा है सबको सुनो। फिर दो इंतहाएं समझ में आ गई, एक ये कि सबको सुनो ये भी गलत है, एक ये कि सिर्फ मुझी को सुनो ये भी क्या है, गलत है। तो जो भी अहले हक हैं, और अहले हक का मैयार हदीस से के मुताबिक क्या है, मा अना अलैहि व असहाबी, जो सहाबा को फॉलो करता हो। तो जो इस मैयार पे पूरा उतरते हैं ना स्कॉलर्स, उनमें से सबको सुनो। आप समझते हो कि नहीं समझते? अच्छा भाई, अबे क्यों फिर फिरकों का नाम ले लेखी? बस मैंने उसूल बयान कर दिया, अब इस उसूल पे आप देख लो किसको सुनना है किसको नहीं सुनना। मोदीदा मेरी नानी कुलसूम बीबी और मेरे खालू आजम अली की तबीयत काफी खराब है, उनकी सेहत अभी के लिए दुआ करें। दिल से दुआ है जी, अल्लाह ताला दोनों को सेहत कामिल आजला अता फरमाए। खवातीन बाजार जाती है या डॉक्टर के पास चली जाती हैं तो दो तीन नमाजें चली जाती हैं। खवातीन कजा नमाजों के बारे में बहुत कमजोर हैं। बिल्कुल सही कहा, खवातीन डॉक्टर के पास जाके नमाजें जाया कर देती हैं। खवातीन शॉपिंग में जाके, वो खवातीन जो मेरा बयान नहीं सुन रही उनकी बात कर रहा हूं, ये बहुत बड़ा जुर्म है भाई। इस्लाम में तौहीद के बाद नमाज से बड़ा कोई हुक्म नहीं है, किसी कीमत पे नमाज छोड़ने की इजाजत नहीं, चाहे शॉपिंग पे जाएं चाहे पार्क में जाएं। अब पार्कों में होता क्या है, ख्वातीन कहती हमें मस्जिद में तो घुसने नहीं दिया जाता, तो पार्क में जगह नहीं होती तो नमाज कजा कर लेती है। भाई आप मस्जिद में क्यों घुसने नहीं दिया जा रहा आपको? आप जाएं इमाम साहब से बोलें कि इमाम साहब फिर अपना घर का कमरा दे दो, मैं वहां नमाज पढ़ लूं। तो मैंने तो नहीं देखा कि आइमा कराम की मेजोरिटी ऐसा करती हो, लेकिन बाज मस्जिदों में नहीं घुसने देते, ये बिल्कुल गलत करते हैं। जो औरत नमाज पढ़ने के लिए मस्जिद में आ रही है उसको रोकने का किसी को भी हक नहीं है। तो वो वजू करे, अपना नमाज पढ़ ले वो, और अगर पार्क ही में कोई जगह है तो वहां पढ़ लें। लेकिन ये कोई उजर नहीं है कि जी जगह नहीं है, मिट्टी भी पाक होती है, आप मिट्टी पे खड़े होकर नमाज पढ़ लें। समझ में आ रही है बात कि नहीं आ रही? पानी नहीं है, आप पानी जो पीने का पानी है ना उससे वजू कर लें आप। खवातीन कहती हैं पर्दे की कोई जगह नहीं है, तो इस्लाम में नमाज का हुक्म पर्दे से ज्यादा अहमियत का हामिल है। वजू के लिए चेहरा खोलना पड़ेगा तो खोलेगी औरत अपना चेहरा, कोशिश करें हत्तल इम्कान मर्दों से दूर जाएं, लेकिन कोई भी जगह नहीं है तो चेहरा खोलना पड़ेगा। समझ में आ रही है बात? ये ऐसी नौयत आती नहीं है, लेकिन अगर आ जाए तो मैं नमाज की अहमियत बताने के लिए बता रहा हूं कि अगर ऐसी नौयत आए ना तो भी औरत को नमाज पढ़नी है। नमाज नहीं छोड़ सकती किसी कीमत पे, ना मर्द छोड़ सकता है और ना औरत छोड़ सकती। और नमाजी का पता ही ऐसे मौके पे चलता है, सफर में नमाज छोड़ रहा है कि पढ़ रहा है, जहाजों में नमाज छोड़ रहा है कि पढ़ रहा है, ट्रेन में नमाज छोड़ता है कि पढ़ता है, और शॉपिंग में के लिए जाते हुए नमाज छोड़ता है कि पढ़ता है, वहां तो पता चलता है नमाजी का। लोग समझते हैं नमाज पढ़ना फारिग लोगों का काम है, जिनका कोई काम धंधा नहीं है तो चलो नमाज पढ़ लो, नमाज मसरूफ लोगों का काम है। ट्रेन में जगह नहीं है तो जगह क्या, दो पांव रखने की जगह होनी चाहिए? अरे कह रहे ट्रेन में अगर जगह ना हो तो नमाज कहां पढ़े? नमाज के लिए इतनी जगह चाहिए जितनी जगह आदमी को खड़े होने के लिए चाहिए। तो आप खुद कहां से ट्रेन में आ गए, जगह नहीं थी तो आप खड़े हो किबले की तरफ रुख करके नियत बांध लें, रुकू में थोड़ा सा झुक जाए, सरदे की जगह है तो ठीक है, नहीं तो थोड़ा सा ज्यादा झुक जाए। समझते हो? तो बस इस तरह से हो जाती है। हमने तो हमेशा ट्रेनों में नमाज पढ़ी, हमें तो कभी नहीं लगा कि यार ट्रेन में जगह नहीं। आप कह सकते हो साहब आप तो बिजनेस क्लास में जा रहे हो ना, آپ چلے جاؤ پہلے میں پھر میرا بچہ میں آپ ہی کا مسئلہ بتا رہا ہوں نا. تو بھائی بزنس کلاس میں جاؤ یا اکنامک, وہ جو کیا کہتے ہیں اس کو, وہ جو ہم تو سپر ایکسپریس اسی میں جاتے تھے, سپر ایکسپریس میں سرگودا جاتے تھے نا, کھچا کھچ بھری ہوئی ہوتی تھی, کھڑکی سے بازا گھسنا پڑتا تھا ٹرین میں, تو وہیں کھڑے ہو کے نماز پڑھتے تھے ہم, سمجھتے ہو؟ جو پڑھنے والا ہوتا ہے وہ جگہ بنا لیتا ہے, پڑھ لیتا ہے, جو نہیں پڑھنے والا ہوتا بہانے کرتا ہے, کہیں کہ آج کے مسلمانوں میں یہ کیا بیماری ہے کہ جب بھی کوئی تکلیف پریشانی ہے تو ہم کہتے ہیں کہ عامل کے پاس جانا ہے. کیوں مجھے بلوا رہے ہو ان کے خلاف بار بار, کیوں بلوا رہے ہو؟ میں نے مفتی موسیٰ روحانی بازی رحمتہ اللہ علیہ کے متعلق بیان کیا تھا, وہ کلپ ہی نہیں چلا. اچھے اچھے میرے کلپ ایسے ہی ضائع ہو جاتے ہیں. لوگ کہتے ہیں وہ بھی تو عالم تھے, عامل تھے. وہ عامل نہیں تھے, وہ روحانی علاج وہ دم کرتے تھے, اللہ نے کرامت کے طور پر ان کے دم میں اور تعویذ میں طاقت رکھی تھی. تو بعض بزرگوں کی کرامت ہوتی ہے. اب لوگ کہتے ہیں کرامت ورامت نہیں ہوتی, تو آپ کے یہاں بزرگ ہی نہیں ہوتے تو کرامت کہاں سے ہوگی؟ ہم لوگ کے یہاں چونکہ بزرگ ہوتے ہیں لہٰذا کرامتوں کے واقعات بھی ہوتے ہیں. اس پر میں نے پورا کلپ ریکارڈ کروایا تھا کہ مولانا مفتی موسیٰ روحانی بازی رحمۃ اللہ علیہ عامل نہیں تھے, وہ جیسی تعویذ دیتے فوراً اثر ہو جاتا. یہ اللہ کے کچھ اللہ والے لوگ ہوتے ہیں کہ وہ ویسے ہی بول دے تو اللہ کام. حدیث میں آتا ہے کچھ اللہ کے نیک بندے ایسے ہوتے ہیں کسی چیز پہ قسم اٹھا لے نا اللہ اس کو ویسے ہی پورا کر دیتا ہے. یہ بزرگ نے قسم اٹھا لی ہے, سمجھ رہے ہو؟ تو یہ اللہ کی طرف سے کچھ معاملات ہوتے ہیں. مفتی صاحب شہوت روکنے کی وجہ ذہنی توازن خراب ہونے یا ایمان خراب ہونے کا خطرہ ہے, مگر گھر میں کے پیسے نہیں ہیں, بھیک مانگ سکتا ہوں, خودکشی سے بچنے کے لیے زنا کر لینا کیسا ہے؟ خودکشی کر لے بھائی تو. یہ جو اپنے آپ کو اتنا مجبور سمجھ بیٹھتے ہیں نا کہ اب مجھے عورت نہیں ملی تو میں تو مر جاؤں گا, یہ اپنے اوپر آپ نے شہوت کو مسلط کر لیا ہے. میں مانتا ہوں کہ نوجوان آدمی پہ شہوت بہت دماغ میں مسلط ہوتی ہے, اگر وہ حلال طریقہ نہ ملے اس کو تو بہت ساری برائیوں کی طرف جانے کا خطرہ ہوتا ہے. لیکن ایک بات خوب سمجھو, اس میں بھی بیلنس ضروری ہے. آپ جب اپنے آپ کو بزی کر لو مفید کاموں میں اور دماغ وہاں سے ہٹاؤ, تو یہ کوئی ایسی چیز نہیں ہے جو 24 گھنٹے آپ کے ساتھ چپکی رہے. جو لوگ ہینڈ پریکٹس کرتے ہیں نا, کہتے ہیں ہمیں نیند نہیں آتی, ہم پہ شہوت مسلط ہو جاتی اور یہ ہو جاتا ہے وہ ہو جاتا ہے. او بھائی تو بستر پہ لیٹ کے سوچ کیوں رہا ہے؟ تو بستر پہ جا اس ٹائم پہ جب نیند کا شدید غلبہ ہو, شدید نیند آ رہی ہو, بستر پہ لیٹتے ہی آنکھ لگ جائے گی. یہ کمبخت پہلے جائے گا, لیٹے گا, پھر خیالی پلاؤ چلائے گا, پھر ٹک ٹاک پہ لڑکیوں کی ویڈیوز دیکھے گا, پھر فوج فلم دیکھے گا, پھر کہہ رہے شہوت میرے کنٹرول میں نہیں ہے اور میں خودکشی کر رہا ہوں. تو مر جا بھائی, تو کیا کہہ رہے ہیں زندہ رہے تو؟ لوگوں کو تو زنا کر کے عورتوں کو بھی خراب کرے گا, ماحول کو خراب کرے گا. اب ایسا نہ ہو کہ واقعی میں مر جاؤ, مرو لیکن جاؤ سیدھا جہنم میں, کیونکہ خودکشی کرنے والا مرتے ہی کہاں جاتا ہے؟ آگ میں جاتا ہے وہ. تو آپ اس سے بچنے کا حل سوچو. کیوں ٹک ٹاک پہ بےہودہ چیزوں کو دیکھ رہے ہو؟ کچھ دن کے لیے موبائل کو جان چھوڑا, بند کر کے رکھ دو. دیکھو میں موبائل نا, میرا اتنا دماغ خراب ہوا ہے نا موبائل سے, اتنی کالز آتی تھی میں اٹھاتا تھا, اس کو جواب دے رہا ہوں, اس کو جواب دے رہا ہوں, پھر کوئی صحیح طریقے سے سوال نہیں پوچھ رہا, کوئی طنز کر رہا ہے, کوئی کیا کر رہا ہے, میرا رونا شروع ہوا خراب. پھر یوٹیوب پہ ویڈیوز دیکھ رہا ہوں, کوئی ویڈیو میں الٹی بات کو کوئی جھوٹا الزام کسی پہ لگا رہا ہے, کوئی کسی پہ, آدمی ڈپریشن میں جاتا ہے. پھر ڈالر یہاں پہنچ گیا, ابھی نیند اڑ گئی نا, اگلے دن دیکھا ابے اور کرنسی, اب ہم نے کہا اب بوریوں میں پیسے لے کے جائیں گے تھوڑے دنوں میں ہم. یہ سب کے ساتھ ہوتا ہے, میرے ساتھ بھی ہوا. پھر دیکھ رہے ہیں اس نے اپنی بچی کو قتل کر دیا غربت میں, اس نے بل جلایا اور خودکشی کر لی, پھر یہ کر لی. دیکھتے دیکھتے آدمی, اور اچھا دوسری طرف خبر انڈیا چاند پہ پہنچ گیا. انڈیا کہاں پہنچ گیا؟ پھر ایک مذہبی اسکالر کی تقریر آئے گی, وہ فلاں دار اسلام سے خارج ہے, یہ سارے مولوی دو نمبر, بس میں ہی ہوں جو ٹھیک ہوں, اس سے اور ڈپریشن. اس کا حل یہ کہ بھائی آپ بہتر ہے موبائل کو فلائٹ موڈ پہ لگاؤ, لاکر میں بند کر دو. بہتر تو یہ توڑ دو اس کو. میں توڑ اس لیے سکتا کہ مجھے سوسائٹی میں ان بھی تو رہنا ہے نا. اگر میں بالکل بند کر کے رکھ دوں مجھے پتا کیا چلے گا سوسائٹی میں ہو کیا رہا ہے. تو میں نے اس کا حل یہ نکالا, اس کو رکھو کمبخت کو فلائٹ موڈ پہ. دیکھو ابھی بھی فلائٹ موڈ پہ ہے. بیسیوں لوگ کال کر رہے ہو کہ گالیاں دے رہے ہوں گے, مجھ سے صاحب فون کیوں نہیں اٹھا رہے؟ ڈپریشن دینا سیکھو. میں نے کیا کیا, جو ٹینشن کالز کی مجھے ہوتی تھی وہ میں نے پارسل کر دی. کال کرو فون بند ہوگا, ایک گھنٹے بعد دوبارہ. پہلے کیا ہوتا تھا, کال کرتے تھے میں فون اٹھاتا تھا, اس کی ٹینشن کون لے رہا ہے؟ میرے پاس آ رہی ہے ٹینشن کہ میرے بیوی سے جھگڑا ہوا, میں نے یوں کہہ دیا, میں نے طلاقیں دے دی, میں نے کہا طلاق ہو گئی, کہہ رہے کہاں سے ہو گئی, میں تو غصے میں تھا. ابے ہو گئی ہے, उसको समझा रहे हैं, उसकी टेंशन किसकी को ट्रांसफर हो रही है? मुझे। मुफ्ती साहब ड्रॉप शिपिंग जायज है या नहीं? हाँ जायज है, बशर्ते कि कब्जा करके बेचो। भाई कब्जा तुम कौन, तुम्हारा बाप करेगा वहां जाके कब्जा? यानी वो इस तरह तो नहीं कहता, लेकिन मकसद उसका यही होता है। भाई फिर आप ऐसा करो कमीशन एजेंट बन जाओ। हाँ ठीक है मैं कमीशन एजेंट बन रहा हूं, लेकिन फिर नुकसान हुआ तो कंपनी का, कंपनी थोड़ी। तो मैं उसको समझा रहा हूं ऐसा भी नहीं होता भाई, कमीशन एजेंट बनो या पूरा प्रॉपर या बेचने का वादा कर लो। अच्छा मुफ्ती साहब अगर हमने वादा कर लिया तो कल वो मुकर गया, मैं नहीं ले रहा। मैंने कहा मुकर सकता है वो, ये तो सही नहीं हुआ। असल में वो इसरार कर रहे हैं कि जो मैं कर रहा हूं ना गलत, उसको बोल मुफ्ती कि ये जायज है। आधा घंटा एक मिनट के सवाल पे वो पी जाएगा मेरा, फिर भी वो करेगा जरूर। वो फतवा तीन तलाक के एक होने का भी ले आएगा। वो तो मुझसे ट्राई के लिए पूछ रहा था कि अगर यहीं से मिल जाता है एक हुई है तो फिर तो हमें वहां जाने की जरूरत नहीं है। यहां से जब नाउम्मीद हो गए तो चलो अब एलएडी से ट्राई मारो। उसकी टेंशन हम उठा रहे हैं, फिर दूसरा फोन, फिर तीसरा फोन, बीवी भाग गई है। अबे मैं कहां से पकड़ के लाऊं तेरी बीवी को अगर तेरी बीवी भाग गई है? फिर चौथा फोन आएगा, मुफ्ती साहब आपके बयान सुन के मैं बहुत मुतासिर हुआ हूं और मेरा भी चार शादियों का इरादा है, मैं थोड़ी सी टेंशन मेरी खत्म हुई ना। अगला होगा मुफ्ती साहब कोई अच्छा सा रिश्ता बता दें आप। अगला ही होगा मुफ्ती साहब कोई अच्छा सा रिश्ता। भाई हम रिश्तों का काम नहीं करते सब, आप इतने बयाना यार, हम सब आप घुन्ने नहीं बनो यार, आप इतने बयाना करते हो कि आपके पास रिश्ते नहीं होंगे। भाई मेरे पास हो या ना हो मेरा ये काम नहीं है, मैं मौलवी हूं, मेरा काम बयानात करना है, मेरा काम मसाइल में तहकीक करना है, ये मेरी फील्ड नहीं है। शादी दफ्तरों में जाओ सब, किसी मुसलमान का अगर कोई भला चाहे किसी की खिदमत करो। आप लोग खुद बयान में कहते हो कि जो किसी की खिदमत करते हैं अल्लाह उसको बहुत सवाब देते हैं, तो करो ना खिदमत। तो मैं उसको कहता हूं खिदमत तो गटर के ढक्कन भी रखना है, गटर साफ करना भी है। क्या ख्याल है भाई? मेरी फील्ड नहीं है, मेरी जो फील्ड है मैं उस फील्ड में खिदमत करूंगा ना। तो फिर फोन लाइन काट दो तो फिर गुस्से होते हैं। बात तो पूरी सुनो मुफ्ती साहब, लाइन क्यों काट रहे हो? मैसेज आना शुरू, तो मैं डिप्रेशन में जाना शुरू हो गया था। फिर हमने क्या किया, टेंशन देना सीखो। लेना हमने इसको लगा दिया। ये नहीं कि हम लोगों के जवाब नहीं दे रहे, उसका एक प्रोसेस हमने तय किया। भाई एक एडमिन बनाओ, कॉल को फिल्टर करें, कोई रिश्तों वाली कॉल आ रही है उसको वहीं से जवाब दे दो, भाई रिश्ते विश्ते नहीं कराते हम। क्यों आप, अब मेरा एडमिन क्या करता है जब उसके पास, वैसे तो एडमिन खुद एक अल्लाह माफ फरमाए टेंशन बना हुआ है खुद मेरे लिए भी, उनके लिए तो यानी वो बेचारे के पास टाइम ही नहीं है कॉल उठाने का ना। भाई उस्मान भाई नाराज ना हो जाए कहीं, यानी वो टेंशन उनको देने के साथ मुझे भी देना शुरू कर दी उसने। अब वो के मैसेज आते हैं, सब एडमिन फोन ही नहीं उठाता। तो मैंने एडमिन से बोला भाई तू फोन तो उठा लिया कर, जब हमने किसी को असिस्टेंट बनाया हो, कह रहे हैं भाई सारा दिन फोन आता रहता है, मैं सारा दिन फोन ही उठाता हूं। अब इसका भी हम हल सोच रहे हैं, जाहिर है वो भी तो इंसान है ना, 24 घंटे तो वो भी फोन नहीं उठा सकता। तो हमने कहा एक घंटा दे दो, उसने कहा मुझे इमरजेंसी। खैर इसका मैं अभी हल तलाश कर रहा हूं, लोगों का रब्ता कैसे हो। अब हमने उसको फिल्टर किया कि भाई इस तरीके से आपकी मुलाकात भी होगी हमसे, आप मसाइल पूछेंगे उसका जवाब भी मिलेगा, कुछ तो मसाइल ही फजूल है वो हम आने ही नहीं देंगे। ऐसा बंदा जो रिश्तों के लिए आ रहा है वहीं से चला जाए, भाई हम रिश्ते नहीं कराते। और कोई बीवी भाग गई है तो मैं कोई पुलिस में नहीं हूं कि आपकी बीवी पकड़ के ले आऊं मैं। तो इस तरह की चीजें तो वहीं, तो फिल्टर हो के ना काम के बंदे आ जाते हैं, फिर तो वो मैं मिलता हूं उनको, मैं टाइम भी देता हूं मुलाकातों का। अब मैंने क्या किया, फ्लाइट मोड पे मोबाइल, अब लोगों के फोन आ रहे हैं, फोन बंद फोन बंद फोन बंद फोन बंद। फिर 6 घंटे बाद फ्लाइट मोड खोलता हूं तो गालियां आई हुई होती हैं। मुफ्ती साहब तकब्बुर से, कल किसी का इंडिया से महमूद साहब तकब्बुर से अल्लाह बचाए, तो मैं कहता हूं टेंशन अब लेने की नहीं हो रही, किसकी हो रही है? हाँ तकब्बुर बहुत बुरी चीज है। तो मैं आपको इसलिए समझा रहा हूं मेरे भाई, अपनी खोपड़ी की ना आपने खुद हिफाजत करनी है, कोई दूसरा आपकी हिफाजत नहीं करेगा। और इस जमाने में खोपड़ी को खराब करने वाली चीजों में सबसे ज्यादा मुअसर चीज मोबाइल है। जिसको बैठे बैठे पागल होने का शौक हो, पहले जमाने में भी पागल होते थे, कोई पत्थर लगा सर पे गहरी चोट आई पागल हो गए, समझ में आता है भाई पत्थर लगने से इंसान क्या होता है पागल। बाइक पे जाते हुए गिर गया बगैर हेलमेट के, सर पे गहरी चोट आई पागल हो गया। बीवी ऐसी मिली, इतनी खतरनाक बीवी मिली, 2-4 साल तक बर्दाश्त किया, 5-6 साल 10 साल के बाद जाके शौहर क्या हो गया पागल, समझ में आता है। 10 साल बीवी से फायदा भी उठाया तो चलो उसकी टेंशन भी। औरत पागल होती थी शौहर की नाइंसाफियों की वजह से, सास के तानों की वजह से, एकदम नहीं पागल होती थी, 10 साल सास के ताने बर्दाश्त करके आखिरत में बहुत बड़ा सवाब का जखीरा जमा कर लिया, 10 साल के बाद برداشت نہیں ہوا اور کیا ہو گئی, پاگل ہو گئی. تو چلو سمجھ میں آیا کہ 10 سال ثواب بھی تو کمایا نا برداشت کرنے کا, آخر میں پاگل ہو گئی. اب جو پاگلوں کے کیسز سامنے آ رہے ہیں, بیٹھے بیٹھے کیا ہو رہا ہے پاگل. وہ کیسے ہو رہا ہے پاگل, سونے کے لیے لیٹا موبائل میں دیکھا جی مولانا طارق مل صاحب کا بیان آیا ہے, اس کے نیچے پھر کچھ نیگیٹو کمنٹس پڑھنا شروع کر دیا, بھائی یہ مولوی ہے, آئنسٹائن کے ساتھ مولانا طارق مل صاحب کی تصویر, وہ کیا کر رہا ہے یہ کیا کر رہے ہیں. اب جو مذہب سے محبت کرنے والا ہے وہ ڈپریشن میں جانا شروع ہوگا. تھوڑی دیر میں آیا ڈالر مزید مہنگا ہو گیا, تیسرے نمبر پہ پیٹرول مزید مہنگا ہو گیا, چوتھے نمبر پہ اتنے لوگ پاکستان سے بھاگ رہے ہیں. آپ کہتے ہو میں تو بھاگ نہیں سکتا, میرے پاس تو پیسے ہی نہیں ہے. یہ خبریں پڑھ پڑھ کے سن سن کے اور پھر مولویوں کی آپس کے جھگڑے بھی ہوتے ہیں اس میں, وہ مولوی کہہ رہے یہ ایسا ہے, وہ دوسرا مولوی کہہ رہا ہے یہ ایسا ہے, تیسرا مولوی کہہ رہا ہے یہ ایسا ہے. کوئی خواتین کے حقوق پہ بات کر رہا ہے تو خواتین کو ایسا بنا کے پیش کرتا ہے, کوئی مردوں کے حقوق پہ بات کر رہا ہے تو ایسا. اتنی کھچ پچ, کھچڑیاں پکتے پکتے بیٹھے بیٹھے پاگل ہونا, کسی کو دیکھنا ہونا تو اس طریقے سے انسان کیا ہو جاتا ہے, پاگل ہو جاتا ہے. اس کا طریقہ یہ ہے میرے بھائی, اپنی جانوں پہ رحم کرو, موبائل کو اٹھا کے لاکر میں رکھ دو. میں اس لیے نہیں رکھ پا رہا کہ مجھے سوشل میڈیا میں ان رہنا پڑتا ہے, سمجھ. اچھا پاگلوں کی ایک اور قسم بھی ہے جو لوگوں کو پتا نہیں ہے لیکن وہ بھی پاگل ہوتے ہیں, وہ ہوتے ہیں جو ولاگرز کو دیکھ رہے ہوتے ہیں, وہ ولاگز جن کا آپ کی عملی زندگی سے کوئی تعلق نہیں, وہ بھی پاگل ہوتے ہیں. ولاگرز نے اس طرح بھی پاگل کیا, لیٹرین میں بیٹھا ہوا ہے, اب میں آیا ہوں تھکا ہوا ہوں میں واش روم میں, شکر ہے نیچے والا پورشن نہیں دکھا رہا صرف اوپر کا دکھا رہا ہے, میں بیٹھا ہوا ہوں, لوگ دیکھ رہے ہیں, ملینز لوگ دیکھ رہے ہیں, ملینز لوگ. خواتین کے میں آٹا گوندھ رہی ہوں, میں آلو کاٹ رہی ہوں, اب میں صبح اٹھ کے میں آلو کاٹتی ہوں, پھر میرے بچے اسکول جاتے ہیں, ایکچولی میں ان کو وین میں بٹھاتی ہوں, بہت کام ہوتے ہیں میرے سارا دن, ملینز لوگ دیکھ رہے ہیں. یار ہمارے دیسی گھی پہ اعتراض ہو رہا ہے جس میں ہم نے تھوڑا میسج دے دیا کہ یار دیکھو بچے کتنے پیارے ہوتے ہیں, اچھے لگتے ہیں نا باپ کے ساتھ کام میں ہاتھ بٹا رہے ہو, اور واشنگ مشین پہ اعتراض ہو رہا ہے کہ واشنگ مشین, وہ کپڑے دھونے والی واشنگ مشین نہیں تھی بھائی, وہ تھی گھی کے لیے, اس میں کبھی کپڑے نہیں دھلے. اچھا خیر, تو لیٹرین میں بیٹھا ہوا ہوں میں بہت تھک گیا ہوں, اب میں نے سونا ہے, اب میں برگر کھا رہا ہوں, اب میں بوتل پی رہا ہوں, یہ بھی پاگلوں کی, وہ پاگل نہیں ہے جو ولاگ بنا رہا ہے, اس کو پتا ہے قوم پاگل ہے. اس کو کیا پتا ہے, اس کو پتا ہے قوم کیا ہے, وہ تو بہت عقل مند, ان کو تو میں اپریشیٹ کرتا ہوں کہ یار اس بے روزگاری میں تمہارے پاس کوئی ہنر نہیں تھا, کتنا اللہ نے تمہیں دماغ دیا ہے کہ کیسے پیسہ کمایا جاتا ہے, حلال تو ہے, میں حرام نہیں کہہ رہا اس پیسے کو, پاگلوں سے تو پیسے کمانا بہت ثواب کی بات ہے, لیکن قوم پہ ہوتا ہے کہ یہ بھی تھوڑے دنوں میں تم بھی پاگل ہو جاؤ گے. پھر نا وہ جو وہ ولاگرز ہیں نا, جب آپ نے آج ان کا ولاگ دیکھا, وہ لیٹرین میں بیٹھا ہوا تھا اور آپ کا ڈیٹا ہی ختم ہو گیا, ان کو یہ ٹینشن ہوتی ہے یار جلدی سے بیلنس دلواؤ, اٹھا کا لیٹرین سے واش روم سے بیلنس دلواؤ, بیلنس یہ دیکھنے کے لیے کہ واش روم میں بیٹھا ہی تو نہیں ہے ابھی تک, صبح اٹھ کے دیکھتے ہیں سب سے پہلے کہ یار کوئی نیا کلپ آیا ہے ان کا کہ نہیں آیا. تو اس کا مطلب آپ مینٹلی کیا ہو چکے ہو, پاگل. پاگلوں دیکھو کسی نفسیاتی ڈاکٹر کے پاس بیٹھو جو خود پاگل نہ ہو, تو وہ تمہیں بتائے گا دیر آر ویریس ٹائپس آف پاگل, جتنی پاگلوں کی قسمیں دریافت ہوئی ہے نا اتنی دنیا میں کسی چیز کی قسم نہیں ہے. جو بھی تھوڑا بہت اب نارمل ہے نا اس کا مطلب وہ تھوڑا سا پاگل ہے, تھوڑا سا پاگل ہے. مثال کے طور پر کچھ لوگوں کو دیکھا ہوگا بیٹھے ہوئے ہیں نا, یوں ٹانگ ہلا رہے ہوتے ہیں, دیکھا ہے آپ نے بھائی, آپ نے دیکھا ہوگا بیٹھے ہوئے نا یوں آپ مذاق سمجھ رہے ہیں, حقیقت میں یہ پاگل ہے. آپ یہ نہ سمجھیں کہ یہ کہیں نہ کہیں اب نارملٹی اس بندے میں ہے, ورنہ نارمل آدمی بیٹھا ہے تو یوں آرام سے بیٹھا ہوگا, یوں کر کے ٹانگ. ہمارے حضرت مفتی رشید احمد صاحب کے پاس جب کوئی آتا تھا نا, ایک صاحب آئے, بڑے زبردست آدمی تھے, بڑے آفیسر تھے وہ, تو وہ میز پہ ایک وہ رکھی ہوئی تھی پلاسٹک نا, جو میزوں کے اوپر نہیں رکھی ہوتی, تو وہ بیٹھے ہوئے حضرت سے بات کر رہے ہیں, پلاسٹک کو نا یوں کر کے گھما رہے ہیں, یوں فولڈ کرتے ہیں پھر سیدھا. میں حضرت کے چہرے کو دیکھ رہا تھا, حضرت کا چہرہ غصے سے لال پیلا ہو رہا تھا, حضرت کا بس نہیں چل رہا تھا, بھائی تو چھوڑ دے آرام سے بیٹھنا, ہمیں الجھن ہو رہی ہے دیکھ. لیکن مہمان تھے, اکرام میں کچھ کہہ نہیں رہے تھے. پھر حضرت نے فرمایا بیٹھ کے پوری ریڑھ لگا دی اس کی, پلاسٹک کی کیا کر دی ریڑھ لگا دی. تو کچھ بیٹھے ہوئے ہوں گے یوں 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 کر رہے ہوں گے, کچھ یوں 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 کر رہے ہوں گے, کچھ بیٹھے ہوئے بلا وجہ کھجا رہے ہوتے ہیں. ایک نفسیاتی ڈاکٹر نے بتایا کہ ہمارے پاگل خانے میں نا ایک شخص آیا تو بالکل نارمل تھا, ہم اس سے بات چیت کرتے تھے, ہمیں لگا یار یہ تو کہیں سے بھی پاگل نہیں ہے, تو یہ تو بہترین ذہین آدمی ہے. کہنے جب وہ سونے کے لیے لیٹا نا تو سر یوں اوپر رکھا ہوا اس نے, تکیے پہ نہیں لگایا ہوا, تکیے سے تھوڑا اوپر. ڈاکٹر کہتے ہیں میں نے کہا بھائی تیری گردن میں درد ہو جائے گا, اس نے کہا یہ تکیہ پہلے سے ایک اور اوپر رکھا ہوا ہے, نیچے رکھا ہوا ہے. یعنی اس کو یہ وہم ہو گیا تھا کہ یہ دو تکیے ہیں, ہر جگہ اس کو یہی وہم ہوتا تھا. میں سمجھا پا رہا ہوں اپنی بات؟ اگر آپ پاگل نہیں ہیں تو میری بات سمجھ میں آ جائے گی. یعنی اس کو یہ وہم تھا کہ تکیہ آلریڈی رکھا ہوا ہے, لہذا وہ گردن اور پوری گردن اکڑ جاتی تھی صبح تک. اب آپ بتاؤ یہ کوئی حیرانگی کی بات ہے یا تو پاگل کی؟ بہت ساری عجیب عجیب نفسیاتی لوگوں کی قسمیں ہوتی ہیں. کچھ لوگ صبح شام غریبوں کو برا بھلا کہتے ہیں, سمجھ لو کہ کیا ہیں, پاگل ہیں. مینٹل کیا ہو گیا ہے, کھوپڑی کیا ہو گئی ہے. اور پاگل جہاں بھی ہوگا نا اس کے پیچھے ڈپریشن ہوگی, خوش آدمی پاگل نہیں ہوتا, یہ ذہن میں رکھنا. خوشیاں انسان کو نارمل لائف کی طرف لے آتی ہیں, پاگل ہمیشہ وہ ہوتا ہے جو کسی اسٹریس اور ڈپریشن میں ہو, کسی اسٹریس اور ڈپریشن میں. پھر وہ اپنی ڈپریشن کو چھپانے کے لیے بھی مسکرا رہا ہوتا ہے میڈیا پہ آ کے, بلا وجہ غریبوں کو بولا بولا کہتا رہے گا, یہ کرتا رہے گا, اصل میں وہ اسٹریس میں ہوتا ہے, کسی ٹینشن میں ہوتا ہے وہ. تو یہ نفسیات کا علم جو ہے نا یہ بڑی گہرا علم ہے, اس کو پڑھنا چاہیے. لیکن کسی ایکسپرٹ کی کتاب پڑھیں, ورنہ جنہوں نے ایکسپرٹ کی نہیں پڑھی وہ خود پاگل ہو گئے پڑھ کے. میں جلدی سے بات کو سمیٹ کے ختم کرتا ہوں, میرا سفر بھی ہے. تو میں نے جو بات شروع, یہ بھی میں آخری بات یونیورسٹی والی میں بات کر رہا تھا کہ ہمارے ہاں, پہلے میں موبائل کی جلدی سے دو منٹ میں کمپلیٹ کر دوں. دیکھو موبائل کا استعمال ہم یہ نہیں کہہ رہے کہ آپ نہ کریں, مفید معلومات بھی آپ کو موبائل ہی سے ملتی ہیں, سوشل میڈیا سے ملتی ہیں. اس میں بھی دو انتہائیں ہیں, کچھ تو یہ کہتے ہیں کہ سوشل میڈیا استعمال ہی نہ کرو, موبائل کو ہمیشہ کے لیے لاکر میں ڈال دو, یہ بھی غلط ہے. آپ کو سوسائٹی کا پتہ ہی نہیں چلے گا کیا ہو رہا ہے, بہت ساری چیزوں میں آپ پیچھے رہ جاؤ گے. اور یہ بھی مت کرو جو آپ نے ابھی کیا ہوا ہے, ہر وقت موبائل, ہر وقت موبائل, ہر وقت موبائل. اس سے تھوڑے دنوں میں آپ پاگل ہو جاؤ گے, آپ کا کوئی مسئلہ نہیں ہوگا, آپ صرف دیکھ دیکھ کے پاگل ہو جاؤ گے آپ. تو اعتدال سے کام لو. اعتدال کا مطلب کیا ہے میں اب آپ کو بتاتا ہوں. دیکھو سوشل میڈیا کی مثال ہے گھوڑے کی. آپ گھوڑے کی پشت پہ جب سوار ہوتے ہو, آپ سوار ہوتے ہو یا گھوڑا آپ پہ سوار ہوتا ہے؟ سوشل میڈیا ایک تیز رفتار آلہ ہے جو فاصلوں کو ختم کر دیتا ہے. آپ لاہور کے کسی ڈاکٹر کو سننا چاہتے ہو, ایک طریقہ ہے یہاں سے آپ جہاز میں جاؤ یا ٹرین میں جاؤ, ایک طریقہ اس کا چینل سبسکرائب کرو اور روزانہ ویڈیو سنو. تو گھوڑا ہو گیا کہ نہیں ہو گیا؟ تیز رفتار گھوڑا جو آپ کی ٹریولنگ کو کیا کر رہا ہے, تیز کر رہا ہے نا. سوشل میڈیا, اب میں یہاں بیٹھا ہوں امریکہ میں, لوگ بیان سن رہے ہیں میرا. اگر وہ سوشل میڈیا استعمال نہ کریں تو میرا بیان سننے کے لیے ان کو یہاں آنا پڑے گا. تو سوشل میڈیا ایک گھوڑے کی طرح ہے, تیز رفتار گھوڑا. تو گھوڑا صحیح استعمال ہو, پہلی شرط یہ کہ آپ نے گھوڑے پہ سوار ہونا ہے, گھوڑے کو اپنے اوپر سوار نہیں کرنا. دوسری شرط یہ ہے کہ گھوڑے کی لگام آپ کے ہاتھ میں ہو, آپ کی لگام گھوڑے کے ہاتھ میں نہ ہو, آپ اپنے حساب سے موڑ سکیں. تیسری بات یہ جو سب سے امپورٹنٹ ہے, گھوڑے پر سوار ہونے سے پہلے آپ کو پتا ہو کہ میں کیوں سوار ہو رہا ہوں, میں نے جانا کہاں ہے. سوار ہونے کے بعد فیصلہ نہیں کرنا میں نے جانا کہاں ہے, کہ چلو گھوڑا جہاں لے جائے گا میں وہاں جاؤں گا. آپ گھوڑے پہ سوار ہوئے, گھوڑا چلنا شروع, لوگ کہنے کہاں جا رہے, کہ جہاں گھوڑا لے جائے گا وہاں جا رہا ہوں. اس سے بڑا دنیا میں کوئی بیوقوف ہے؟ تو سوشل میڈیا سب سے پہلے آپ نے یہ دیکھنا ہے کہ میں یوٹیوب پہ یہ چینل کھول کے دیکھ کیوں رہا ہوں, میں یوٹیوب پہ جا کیوں رہا ہوں, فیس بک پہ جا کیوں رہا ہوں. یہ فیصلہ پہلے کرنا ہے آپ نے. جانے کے بعد تو یوٹیوب اور فیس بک آپ کو گھمائے گا, ابے کیا ہو گیا, آپ نے موبائل ویسے ہی کھول کے دیکھا نا, ویسے ہی بیٹھے بیٹھے تکلیف ہوئی, کچھ یوں کیا یوں کر کے, कोई खूबसूरत सी लड़की आएगी, अबे यार अगला देखो क्या है, फिर आएगा डॉलर और महंगा हो गया, अबे यार ये तो बड़ी टेंशन वाली खबर है, जरा इससे मुतालिक और खबरें देखता हूं। इंडिया चांद पे पहुंच गया तो ये इसका आपको इससे क्या फायदा हो रहा है? आपने पहले फैसला करना है कि मुझे देखना क्या है, आपकी तबीयत खराब है, मेडिकल कोई इशू है, तो आप YouTube पे जा रहे हो कोई डॉक्टर का अच्छा चैनल, तो पहले आप लिखो भाई उस पर सर्च करो, फिर अच्छे से अच्छे डॉक्टर को तलाश करो, उसका चैनल सुनो, फिर दो चार और का सुनो, दाएं बाएं जो कुछ आ रहा है उससे आपको कोई दिलचस्पी बोलो नहीं होनी चाहिए। आप पिशावर जा रहे हो, ट्रेन में आप जा रहे हो, रास्ते में कितने अच्छे अच्छे मनाजर आ रहे होते हैं, किसी बेवकूफ को देखा खिड़की से छलांग लगा ले कि यार ये चूंकि बड़ा अच्छा एक मंजर आया मैं जा रहा हूं, तुम लोग मैं अगली ट्रेन से आ जाऊंगा, अबे भाई ये मंजर की बाद में देख लेना, अभी तो अपनी मंजिल को फोकस कर तू। तो पहला काम आपने क्या करना है मेरे भाई, पहले से आपको पता होना चाहिए कि YouTube पे, Facebook पे, Instagram पे आपने देखना क्या है, ये पॉइंट नोट कर लें। दूसरा काम, वहां जाने के बाद आपने उस पर सवार होना है, मीडिया ने आपके ऊपर सवार नहीं होना, वो एक ही चीज है जिसकी तीन मुख्तलिफ ताबीरें हैं। तो आपको पता होना है, आपने कोई मजहबी बात देखनी है, मसले की तहकीक करनी है, तो वो आप लिख के सर्च करें, उसी को फोकस करें, दाएं बाएं ना जाए। इसमें एक सवाल पैदा होता है, लोग कहते हैं या कह सकते हैं, कहते तो नहीं है लेकिन मेरी इस बात से कह सकते हैं कि भाई बहुत सारी दफा तो ऐसा होता है कि हम सर्च कुछ करने चले थे लेकिन कोई बहुत जबरदस्त वीडियो सामने आ गई, उससे हमें बड़ी मुफीद मालूमात मिल गई, क्योंकि अगर हम यही देख के YouTube पे देखेंगे कि क्या देखना है तो YouTube या Facebook पे बहुत दफा अच्छे अच्छे क्लिप आ रहे होते हैं जिनसे बड़ी नॉलेज मिल जाती है, तो मैं भी खुद इसका कायल हूं। तो ये काम भी करें, इसके लिए आधा घंटा रख लें दिन में, आधा घंटा वो रखें कि बस अटरम शटरम देखना है, नहीं यही बात मेरा ख्याल है, अटरम शटरम का मतलब यह है कि बस वैसे ही देखना है, शायद कोई मुफीद बात सामने आ जाए, लेकिन उसको पाबंद करें, आधा घंटा नहीं हो रहा, एक घंटा कर लो। हमारी कौम ना आधा घंटा, ना 15 मिनट, ना एक घंटा, लामहदूद जब वेले बैठे होंगे फौरन मोबाइल निकाल के अटरम पटरम देखना शुरू। और कौम में वेले ज्यादा हैं, वेले लोग क्या हैं, और जो कौम में मुफीद लोग हैं ना, जिनकी सलाहियत फारिग वक्त में किसी बहुत अच्छे काम में सर्व हो सकती थी, उनकी सलाहियत भी इसमें बर्बाद हो रही है। जब फारिग बैठे होंगे एकदम निकाल के देखना शुरू करो, यूं करो उन्होंने क्या हुआ भाई, ये आया ये, भाई इसको महदूद करो आप। अबे लोफरी का भी तो कोई टाइम होना चाहिए ना, इसको मैं लोफरी से ताबीर कर रहा हूं कि आपने YouTube निकाला, यूं किया भाई, ये लगाया, क्या आया भाई, देखें कोई नया कुछ आया हुआ, तो इसको करें ये लोफरी, हराम चीज की तरफ ना जाएं कि लोफरी में आप लड़कियां देखना शुरू कर दें। वैसे ही कि यार देखें भाई सोशल मीडिया पे क्या चल रहा है, तो ये भी देख लें आप, लेकिन उसको क्या करें, आधा घंटा हो, जैसे हम आधा घंटा गपशप के लिए लगाते हैं, लोफरी करते हैं, कोई काम नहीं होता यार, मैं सारा दिन काम थोड़ी करता रहूंगा, आ यार बैठ यार, मेरे पास लोफरी होती है कि मैं अपनी मुर्गियों के पास जाके बैठ जाता हूं, देखता हूं ये अंडे से चूजा निकला कि नहीं निकला, कोई निकलने में दुश्वारी हो रही, ऑपरेशन करता हूं मैं, ठीक है ना। एक दफा एक चूजा मैंने ऑपरेशन करके निकाला, सर अंदर रह गया, टांगे बाहर, बड़ा हसीन मंजर था वो क्योंकि चूजा जो है ना पीछे से टांग मारता है तो आगे से सर निकलता है उसका, पीछे से हमने पहले ऑपरेशन कर दिया, वो टांगे हवा में मार रहा है, सर निकल नहीं रहा आगे उसका। एक न्यूटन इसी तरह तो साइंस के कवानी निजात करता था तो हमारी लोफरी ये होती है, गाय के पास जाके बैठ गए, बकरी के पास खैरियत पूछी, कल मैं गया हूं बकरी का दूध किसी ने 2 दिन से नहीं निकाला, तो उसका दूध एक ठन खराब हो गया, तो खैर। तो सोशल मीडिया पे मैं भी ऐसा करता हूं, मैं आधा घंटा, आधा घंटा मैं ऐसा करता हूं कि यार देखो चल क्या रहा है मार्केट में, उसी में फिर ये नेगेटिव कमेंट्स साइंसदानों के साथ, मौलाना तारिक जमील साहब की तस्वीर लगा दी कि भाई वो साइंसदान ये कर रहे हैं और मौलाना तारिक जमील साहब हूरों के फजाइल की, तो ये मुझे आधा घंटा पौने घंटे से पता चलता है, बाकी सारा दिन ये मोबाइल फ्लाइट मोड पे मेरी जेब में रहता है ऐसी की तैसी, क्योंकि सिवाय स्ट्रेस डिप्रेशन टाइम वेस्टिंग के कुछ भी हासिल नहीं होता, आधा घंटा पौना घंटा बहुत है। और एक लोफरी का टाइम हमने और मोबाइल पे रखा हुआ है घर वालों के साथ, वो ये होगा कि भाई घर वालों के साथ आदमी क्या टाइम पास करे, उनको भी तो गपशप चाहिए, तो अब बैठ के क्या गपशप लगाएं। एक साल हो गया शादी को, दो साल हो गए, गपशप बातें क्या हो जाती हैं। जब शादी होती है तो शुरू में कितनी बातें होती है ना, पैदाइश से लेके अपने तक के सारे अहाल अहवाल मियां बीवी एक दूसरे को सुनाते सुनाते, अब बातें खत्म, अब पता है पड्डे शुरू होने का टाइम शुरू हो गया, अब लड़ाई होगी, अब वो कोई बात करेगी तो उसको भी गुस्सा आएगा, उसको भी, तो जो लड़ाई का टाइम है वो जब शुरू हो जाए तो फिर बजाय लड़ने के बेगम के साथ बैठ के कोई मुशायरा देख लो, कोई मजाहिया शायरी देख लो, कोई प्रैंक देख लो, जायज प्रैंक हो तो ये बेगम के साथ लिड्डो खेल लो। पहले लिड्डो खेलते थे लोग, अब वो लिड्डो का दौर गया, अब क्या है एलईडी पे कुछ लगा लिया आपने, बेगम सुना है भाई वो चला वो नया प्रैंक आया सुना नादिर अली का, देखते हैं भाई, मैं नहीं कह रहा नया आया है, मैं भी मिसाल दे रहा हूं ठीक है, या और किसी का आ गया तो थोड़ा सा इंजॉय कर लेते आदमी। इससे ज्यादा तीन चीजें हो गई मोबाइल के इस्तेमाल में, एक तो ये कि आपको वाकई कोई जरूरत है वो सर्च करें आप, और दो चीजें लोफरी के लिए, एक बेगम के साथ कुछ आपने प्रोग्राम देखने हैं तो वो मुतायन कर लो भाई प्रैंक आ रहे हैं। एक पंजाबी में बड़ा जबरदस्त वो मजाहिया आता है, वो बड़ा, उसका नाम मेरे जहन से निकल गया, मैं उसे पंजाब में मेरी बातचीत भी हुई, वो क्या कर रहा है जी, ऑर्डर कर रहा है कि जी वो आपके यहाँ इतनी दे गए हैं, वो बड़ा ऑर्डर है ना, और इतना इतनी दे गए अगर हम आपसे बनवाएं तो कितने पैसे बनेंगे, उसने बताया जी इतनी दे गए, वो बड़ा खुश हो रहा है कि अब तो दे गए ही दे गए, आखिर में कहते हैं एक पाव चावल पहुंचा दे हमारे यहाँ ठीक एंटरटेनमेंट के लिए, खुश होने के लिए क्या है, अच्छी चीज है। वो नादिर अली का था ना, वो जब मैंने पहला प्रैंक देखा ना नादिर अली का, वो घर वालों के साथ बैठ के ही देखा था मैंने, तो घर वालों के इस बहाने आदमी टाइम दे देता है ना, तो वो मैंने प्रैंक देखा नादिर अली का, लोग कह रहे मुफ्ती होके प्रैंक देख रहे हैं, भाई बेगम के साथ बच्चों के साथ आदमी मुफ्ती या डॉक्टर नहीं होता। मैं अब बेगम को लेके बिठाऊं उसको बोलूं तुमने पांच टाइम नमाजें पढ़ी, खुशू से पढ़ी है, सज्दा सहव किया था अगर गलती हुई थी, तो ये थोड़ी होता है घर वालों के साथ, तो घर में तो वैसे भी कोई मुफ्ती होता ही नहीं है, घर में तो आदमी शौहर होता है, और शौहर आपको पता है क्या होता है बेचारा। तो वो नादिर अली का प्रैंक फर्स्ट टाइम जो मैंने देखा ना, उसमें वो बंदा आया कि गोश्त खरीदने के लिए, तो उसने कहा ठीक है जी एक किलो गोश्त आपका, फिर फोन पे कहता है दो गधे और गिरा दे, देखा गोश्त खिला रहे तुम्हें, उसने कहा आपने गोश्त बोला है ना, तो बड़ा एक मजाइया सा वो होता। तो ये एंटरटेनमेंट के लिए, जायज एंटरटेनमेंट हो इसके लिए भी थोड़ा टाइम, यानी तीन चीजों में मोबाइल को लिफ्ट कराना है आप, एक मुफीद नॉलेज के लिए, उसमें तो जितना टाइम लगता है ठीक है आपको, एक घंटा भी लग सकता है दो घंटा भी, लेकिन फिर उसमें अपने हदफ से आपने हटना नहीं है। दूसरा एवं कि देखें इस दुनिया कहां जा रही है, कमेंट्स पढ़ने के लिए आधा घंटा बहुत है उसके लिए, बहुत ज्यादा हो गया आप एक घंटा लगा लो उसके लिए। और तीसरा घर में बच्चों को टाइम देने के लिए, बच्चों के साथ कोई ऐसा प्रोग्राम देख लिया जो जायज भी हो और उससे जहनी तफरी भी हो। इसके अलावा इस मोबाइल को उठा के आप सुबह ऑफिस जाते हुए घर पे रख दिया करो। ऑफिस जाते हुए घर पे रखने का फायदा ये भी होता है कि आपकी बेगम फोन करके पूछ भी नहीं सकती कि आप कहां हो, क्योंकि इस पे बड़ी लड़ाइयां होती हैं, इस पे बड़ी लड़ाइयां होती हैं। आदमी कहीं टेंशन में बैठा हुआ है, बेगम का फोन आ गया, फोन नहीं उठाएगा तो मसला, फोन उठाएगा वो किसी मुसीबत में फंसा हुआ है, बेगम अपनी किससे लेके, वो तलाकें हुई है इस तरीके से, तो इस तरह इसको कंट्रोल करने की मेरे भाई जरूरत है, वरना बर्बाद हो जाओगे। वो जो मैं बात कर रहा था जल्दी से समेट के बस खत्म करता हूं, मौलाना तारिक जमील साहब की तस्वीर आई है तीन चार साइंसदानों के साथ, बताया कि ये क्या कर रहे हैं और ये साइंसदान क्या कर रहे हैं। उसमें मैंने बताया ना कि मौलाना तारिक जमील साहब एक मजहबी लीडर हैं, तो उनको मजहबी रहनुमाओं से कंपेयर करें। आपने क्या करना है, पंडितों की तकरीरें चलाएं और मौलाना तारिक जमील साहब की चलाएं, आप कंपेयर करें, देखो यार ये कैसा बयान कर रहे हैं और वो कैसा। आप ईसाई पादरियों की चलाएं और इनकी चलाएं, समझते हो कि नहीं समझते, फिर पता चलेगा। मुकाबला हुसन में मर्द और औरत का मुकाबला नहीं किया जाता, औरतों का औरतों के साथ, मर्दों का। आपने क्या किया जी, मुकाबला हुसन में गए, खातून आ रही है बड़ी खूबसूरत, मिस्टर मिस वर्ल्ड है ये, और फिर उनके मुकाबले में आदमी आ रहा है सूट टाइम है ना, फिर दोनों को कंपेयर किया जा रहा है, तो ये मुकाबला ही गलत होगा भाई। औरत का मुकाबला औरत से, आदमी का मुकाबला आदमी, तो स्कॉलर मजहबी है उसका मुकाबला मजहबी स्कॉलर के साथ होगा। एक बात तो ये हो गई। दूसरी बात, ये जो लोग आजकल मुझ पे बड़ा तंज कर, मुझ पे नहीं कर रहे, यूनिवर्सिटी वालों पे कर रहे हैं कि ये मजहबी स्कॉलर्स को आप लोग यूनिवर्सिटियों में क्यों घुसा रहे हो, मुफ्ती तारिक मसूद के यूनिवर्सिटियों में बयान क्यों हो रहे हैं, यूथ क्लब वाले क्यों जा रहे हैं, समझता है बात को। तो इसका जवाब यह है دیکھو اسلام دوسرے مذاہب کی طرح نہیں ہے. لوگ یہ کہتے ہیں کہ پنڈت کو کبھی دیکھا کالج میں جا کے بیان کرتے ہوئے, کبھی پادری کو دیکھا, حالانکہ وہ بھی ہوتا ہے. پادریوں کو بھی, پنڈتوں کا تو مجھے نہیں پتا, لیکن پادریوں کا تو بہت بڑا کردار ہے ان کے سوسائٹی میں. اتنا تو نہیں ہے جتنا مسلم اسکالرز کا ہے, اس کا تو دسواں حصہ بھی نہیں ہے, لیکن یہ بھی نہیں ہے کہ بالکل ہی غلط ہم ہو. تو خوب سمجھ لو یہ اسلام کے برحق ہونے کی دلیل ہے. اسلام آپ کو ہر شعبے میں گائیڈ کرتا ہے, اور اگر آپ نے یونیورسٹیوں میں علماء پر پابندی لگا دی نا, تو آپ کی سوسائٹی میں جو تھوڑی سی خیر نظر آ رہی ہے نا, وہ خیر بھی ختم ہو جائے گی. تھوڑی سی جو خیر بچی ہوئی ہے نا ان یونیورسٹیوں کے ٹیچرز اور طلبا کا مذہب سے تھوڑا بہت رشتہ ہے, یہ رشتہ اگر ختم ہو گیا تو فیوچر میں آپ خیر کی امید نہ رکھیں, خیر کی امید نہ رکھیں. آپ دیکھ لو جو ہمارے ہاں تصویر کا ایک رخ دیکھا جاتا ہے, میں اس پہ انشاءاللہ مستقل بیان کروں گا, ابھی چونکہ میری فلائٹ ہے نا تو مجھے تھوڑا اسپیڈ میں بات کرنی پڑے گی, وہ مزہ نہیں آئے. اس ٹاپک پر میں انشاءاللہ کسی وقت مزید ڈیٹیل سے بات کروں گا, کیونکہ ہمارے ہاں انسٹاگرام پہ, ٹک ٹاک پہ, یوٹیوب پہ, فیس بک پہ ایک پوری لابی ہے جو صرف علماء کا سے لوگوں کو بدگمان کرنے کے لیے بیٹھی ہوئی ہے. اور اس لابی کی بیس پتہ ہے کیا ہے؟ علماء کو سائنسدانوں کے مقابلے میں لانا اور مذہب کو سائنس کے مقابلے میں لانا, حالانکہ دونوں کا مقابلہ بنتا ہی نہیں ہے. مذہب کا مقابلہ دوسرے مذاہب کے ساتھ ہوگا, سائنسدانوں کے ساتھ نہیں ہوگا. کل ایک صاحب مجھ سے ملے, انہوں نے کہا کہ بہت سے سائنسدان تو خدا کے وجود کے منکر ہیں, اس کا مطلب سائنس خدا کو نہیں مانتی. میں نے کہا دیکھو کوئی سائنٹسٹ اگر خدا کا انکار کرے گا نا تو ایز اے سائنٹسٹ نہیں کرے گا, وہ اس کا ذاتی مسئلہ ہے. ڈاکٹر عبد القدیر خان سائنسدان تھے یا نہیں تھے؟ پانچ ٹائم کے پکے نمازی تھے. اب کوئی یہ کہہ سکتا ہے کہ اتنا بڑا سائنسدان پانچ ٹائم نماز پڑھتا ہے لہذا پانچ نمازیں سائنس سے ثابت ہو گئی ہیں, یہ کہنا درست ہوگا؟ بھائی وہ ڈاکٹر عبد القدیر خان اگر پانچ نمازیں پڑھ رہے ہیں تو وہ ایز اے سائنٹسٹ نہیں پڑھ رہے, ایز اے مسلم پڑھ رہے ہیں وہ. تو اگر کوئی سائنسدان خدا کا انکار کر رہا ہے یا مذہب کا انکار کر رہا ہے تو ایز اے سائنٹسٹ نہیں کر رہا, وہ اس کا ذاتی مسئلہ ہے. کوئی سائنسدان مذہب کو مانتے ہیں, کوئی مذہب کو نہیں مانتے. سوال پیدا ہوتا ہے کہ سائنس مذہب کا انکار کرتی ہے کہ نہیں کرتی. سائنس یہاں خاموش ہے, یہ سائنس کا ٹاپک ہی نہیں ہے. اب مجھے ایک بات بتاؤ, سائنسدان کیا کہتے ہیں, عمران خان کو دوبارہ آنا چاہیے کہ نہیں آنا چاہیے؟ کیا کہتے ہیں سائنسدان سے بولے بولے گا بھائی مجھے کیا پتا آنا چاہیے کہ نہیں آنا چاہیے, یہ میرا ٹاپک ہی نہیں ہے. عجیب بات ہے, لاکھوں شعبے ایسے ہیں جہاں ہم سائنسدانوں کو رائے دینے کی اجازت نہیں دیتے. ہم کہتے ہیں تمہارا ٹاپک نہیں ہے, لیکن مذہب میں ہم نے سائنس کو گھسیڑ دیا ہے کہ سائنسدان اور مولویوں کا مقابلہ کرا دیا آپس میں, حالانکہ دونوں کی فیلڈ کیا ہے؟ الگ الگ ہے. اس کی میں ایک مثال دیتا ہوں. کل میرے پاس وہ ڈاکٹر آئے تھے نا رشیا کے, کہاں ہے وہ, ایک بچہ بندہ یہاں بیٹھا ہوا تھا, ان کے دوست تھے رشیا سے ڈاکٹر آئے تھے, وہ شاید بیان میں تھے بھی چلے گئے. میں وہ جب آئے نا بے وقت آئے ملاقات کا, لیکن میں نے کہا چلو یار بےچارے اتنے دور سے, میں نے وہ ٹائم دیا. میں پھر جب ٹائم کسی کو دیتا ہوں اپنی گائے اور مرغیوں کی زیارت لازمی کرواتا ہوں چاہے کتنا بڑا آدمی ہو. ایسی کی تیسی بڑے بڑے لوگ آتے ہیں, میں کہتا ہوں گائے دکھا رہا ہوتا ہوں ان کو, بھائی ہمارے پاس آنے کا کی قیمت ہے, ہماری گائے دیکھنی بھی ہے, اس کی تعریف بھی کرنی ہے آپ نے. تمہارا باپ بھی یہ نہیں کہنا مصعب یہ کیسی گائے ہے, آپ کو بولنا پڑے گا اچھی گائے ہے اور یہ بکری بھی بہت اچھی ہے اور کتنی خوبصورت مرغے اور مرغیاں اور مور, ورنہ آؤ نہیں ہمارے پاس, جب ٹائم ہوتا ہے تو دکھاتا ہوں, ایسا نہ ہو ہر آدمی اب آئے. تو میں نے کل وہ ڈاکٹر صاحب کو نا میں لے گیا مرغیوں کے باڑے میں, بس یہ بات کر کے میں بیان ختم کر رہا ہوں. مرغیوں کے باڑے میں لے گیا, یہ خوب سمجھو, میرے پاس مثالیں چھوٹی چھوٹی ہوتی ہیں آسان آسان, لیکن وہ بہت عقل مندوں کے لیے بہت خاندانی ہوتی ہے. میں ان کو لے گیا تو میری مرغی بیٹھی ہوئی تھی انڈوں پہ اور اس میں سے چوزے نکل چکے تھے. میں نے اندر کیج کی صفائی کرنی تھی نا تاکہ وہ جگہ صاف ستھری ہو. میں جب وہ ڈاکٹر صاحب کھڑے ہوئے ان کے لیے میں نے چائے بنوائی اور میں اس کی صفائی کر رہا ہوں اور گپ شپ بھی لگا رہا ہوں. اتنے میں میں نے ایک منظر دیکھا جو میں روز دیکھتا ہوں. مرغی نے کیا کیا, مرغی کے جو دانہ کھانے کی جگہ ہے وہ چوزوں کی پہنچ سے اوپر ہے, ٹھیک ہے نا. مرغی اٹھی, اس ایک ایک دانہ اٹھا کے توڑ کے نیچے پھینکتی اور چوزوں کو کھلاتی. آئی بات سمجھ میں؟ جاتی اوپر سے ایک دانہ اٹھاتی, یوں کچلتی, پھر چوزوں کے بیچ میں پھینکتی, خود نہیں کھا رہی تھی. پھر جاتی، پھر دانا اٹھا کے نیچے پھینکتی اور چوزوں کو کھلاتی. میں نے ڈاکٹر کو بلوانے کا ذرا ادھر آئیں ڈاکٹر صاحب، کیونکہ ڈاکٹروں کے بگڑنے کا اندیشہ بہت ہوتا ہے، یہ خدا کے انکار میں ان کا خطرہ ہو، کیونکہ سائنس پڑھ رہے ہیں نا، تو ان کو مولوی لوگ تو ان کو سمجھ میں ہی نہیں آتے. میں نے کہا یار یہ ڈاکٹر صاحب کو ابھی سے میں انسان تو بنے ہوئے تھے اور ذرا اچھی طرح بنا دوں. میں نے کہا ادھر آئیے. میں نے کہا دیکھو آپ کا جو اگر آپ وہ تو انسانوں کے ڈاکٹر بن رہے تھے، اگر آپ جانوروں کے ڈاکٹر بن رہے ہوتے نا تو آپ کی جو لمٹ ہے نا وہ یہاں تک ہے کہ مرغی کے بارے میں آپ پڑھیں گے وہ یہ پڑھیں گے کہ یہ کیا کرتی ہے، اس کی عادت ہے کہ جب اس کے چوزے نکلتے ہیں تو یہ اوپر سے ایک ایک دانہ اٹھاتی ہے، توڑ کے چورا چورا کر کے اپنے چھوٹے چھوٹے پیارے پیارے بچوں کو کھلاتی ہے، پہلے ان کا پیٹ بھرتی ہے اس کے بعد خود کھاتی ہے. یہاں تک سائنس ہے، سائنسدان کے جانوروں کے ڈاکٹر کو زیادہ پتا ہوگا کہ یہ اس نسل کی مرغیاں یہ کام کرتی ہیں، اور فارمی مرغیوں کو یہ توفیق، ان کو ماں کی ممتا ہی نہیں. خیر وہ پھر وہ الگ، فارمی مرغیوں کے خلاف پھر ہم کھاتے بھی ہیں پھر بولتے بھی ان کے خلاف. میں نے کہا یہ عمل کیوں ہو رہا ہے، یہ آپ کا ٹاپک نہیں ہے، یہ مولوی کا ٹاپک ہے. کون ہے جس نے اس کے دل میں ایسی شفقت ڈال دی، ایسی محبت ڈال دی؟ 21 پہلی دفعہ بیٹھی ہے وہ انڈوں پہ، نہ کبھی اس نے کسی کو بیٹھتے ہوئے دیکھا، 21 دن تک بیٹھی رہی ہے انڈے گھما. خدا کی قسم اتنا مشکل، آپ اعتکاف میں مسجد میں 10 دن بیٹھ کے دکھاؤ، 9 دن کے بعد چاند دیکھنا شروع کر دیتے ہیں، حالانکہ مسجد میں کتنی اسپیس ہوتی ہے. اور ایسا بھی نہیں ہے کہ ایک ہی جگہ بیٹھا رہتا ہو. ابے اعتکاف میں جو لوگ بیٹھتے ہیں وہ بیٹھتے کہاں ہیں؟ گھومتے رہتے ہیں پوری مسجد میں، پھر بھی 9 دن کے بعد ٹینشن میں آتے ہیں یار چاند کب نظر آئے گا، نکلنا ہے ہم نے. مسجد مرغی کیا کرتی ہے؟ بیٹھنے کا حق ادا کرتی ہے. 1 دن، 2 دن، 3 دن، 4 دن، 5 دن، 6 دن، 7 دن، ایک ایک انڈے کی حفاظت کرے گی. آپ ذرا سا انڈا ہٹاؤ فوراً چونچ سے واپس کرے گی. یہ ڈاکٹروں کا ٹاپک نہیں ہے، یہ قرآن کا ٹاپک ہے. کون ہے جس نے اس کے دل میں ایسی ممتا ڈالی ہے، ایسے سافٹ ویئر اس کی کھوپڑی میں انسٹال کر دیا؟ ایسا عجیب منظر لگتا ہے نا، اتنا پیارا منظر لگتا ہے. آپ اس مرغی کو تھوڑی دیر کے لیے بچوں سے الگ کرو، پاگل ہو جاتی ہے وہ، ایسے غرانے لگتی ہے، بھائی بچے چاہیے مجھے. یار اس جانور کو کون سکھا رہا ہے یہ؟ یہ سائنسدانوں کا ٹاپک. سائنسدان صرف ایکسپلین کر دے گا کہ یہ ایسا ہو کیوں رہا ہے، یہ کیا کس نے ہے اور کیوں کیا ہے. اس کا جواب سائنسدانوں کے باپ کے پاس بھی نہیں ہے. یہ قرآن جو خدا جو کر رہا ہے نا وہ بتائے گا، وہ پیغمبروں کے ذریعے بتائے گا، وہ ڈاکٹروں کے ذریعے نہیں بتائے گا. وہ بتائے گا میں نے اپنے وجود کو ثابت کرنے کے لیے یہ کیا ہے تاکہ یقین آ جائے کہ یہ مرغی خود بخود نہیں بنی ہے، کوئی ذات ہے جس نے اس کے دل میں بچوں کی یہ محبت ڈالی ہے تاکہ اس کے بچوں کی نسل بڑھے اور انسان کو کھانے کے لیے روزی ملے. نہیں آئی میرا خیال ہے بات. تو میں نے ان ڈاکٹر کو بلایا، میں نے کہا ڈاکٹر صاحب میڈیکل سائنس حرف آخر نہیں ہے، سمجھ رہے ہو؟ آپ تو یہ مجھے ایکسپلین کر دو کہ ایکچولی ہوتا یہ ہے کہ میں جب میں ڈاکٹر سے پوچھوں گا کہ یہ کیوں کھلا رہی، تو آپ کہو گے ایکچولی اس کی جینز میں یہ بات آئی ہے، اور سائنسدان یہ کہتے ہیں کہ جو جینز ہوتی ہیں وہ ماں باپ سے چل کے، اس کو کوئی خاندانی مرغا اس کا باپ ہوگا، خاندانی مرغی اس کی ماں ہوگی، نسلی مرغیاں، تو جینز میں یہ چیز آئی ہے تو جس کی وجہ سے یہ دانے یہ کھلا رہی ہے. ٹھیک ہے، بالکل صحیح ہے، لیکن یہ چیز مذہب کے اگینسٹ تھوڑی. مذہب کب کہہ رہا ہے کہ جینز میں نہیں آئی ہے؟ او بھائی یہ جینز میں ٹرانسفر کون کر رہا ہے؟ اس کے ماں باپ کی جینز میں کس نے پہلی دفعہ یہ سافٹ ویئر کس نے انسٹال کیے؟ اور اتنا عجیب کام یار، ایسے اتنا پیارا منظر لگتا ہے. مرغے کو دیکھ لو یار، مرغے میں بڑی غیرت ہوتی ہے، میں نے دیکھا ہے. مرغا کیا کرتا ہے؟ آپ 8-10 مرغیاں چھوڑ دیں، تجربہ، نسلی مرغوں کی بات کر رہا ہوں، فارمی کا کوئی بھروسہ نہیں ہے، اصیل مرغے. آپ بھوکے ہو نا 10 کو آپ دانا ڈالیں، مرغا پہلے مرغیوں کو کھانے دے گا، حالانکہ بھوکا ہوگا، کس کو کھانے دے گا؟ مرغیوں کو. جب ان کا تھوڑا پیٹ بھرے گا نا پھر مرغا آئے گا بدماشی کے ساتھ، بہت تھوڑا کھائے گا، زیادہ نہیں کھائے گا، مرغیاں بہت کھاتی ہیں. تو یہ اخلاقیات بھی کس نے سکھائے ہیں ان کو؟ یہ خدا نے سکھائے ہیں بھائی. اور اس میں ہمارے لیے سبق ہے کہ مرد کھلاتا ہوا اچھا لگتا ہے، کھاتا ہوا اچھا نہیں لگتا. آج تو سارا نظام ہی برباد ہو گیا، عورتیں کما کما کے آدمیوں کو کھلا رہی ہیں. تو خیر، تو اب وہ میں جو آپ کو بتا رہا ہوں نا, آج کل کے مذہبی اسکالر جو علماء کے خلاف ہے نا, بار بار سائنس کیا کر رہی ہے اور مولوی جنت جہنم میں پڑے ہوئے, سائنس کیا کر رہی ہے. ابے بھائی تم سائنسدانوں کا مقابلہ سائنسدانوں سے کراؤ. آپ یہ بولو ان کے سائنسدان یہ کر رہے ہیں, ہمارے سائنسدان یہ کر رہے ہیں, ان کے سائنسدان یہ کر رہے ہیں اور ہمارے والے, سائنسدانوں کی تصویریں لگاؤ. تو ان لوگوں سے ہوشیار رہو. میرا بتانے کا مقصد یہ ہے, یہ تمہارے خیر خواہ نہیں ہے. تمہیں علماء سے ہٹا کے جو تھوڑی بہت خیر ہے نا, اس کی بھی ایسی کی تیسی کر دیں, اور اس سے تم سائنسی ترقی تو بالکل بھی نہیں کرو گے. جو تھوڑی بہت خیر رہ گئی ہے تم پتہ کیا کرو گے, آدھا کام کرو گے آدھا نہیں کرو گے. اس سے ہوگا یہ کہ چونکہ سائنس تو سائنسدانوں کا ٹاپک ہے نا, تو تمہارے یہاں اچھے سائنسدان پیدا ہونا تو یونیورسٹیوں کا کام ہے. یونیورسٹیاں کام پوری نہیں کر رہی تو سائنس تو ویسی نہیں تمہارے پاس, تو چاند مان تک جانے کی باتیں تو چھوڑ دو. جب مذہب کو تم اپنی سوسائٹی سے نکالو گے تو پتہ ہی کیا ہوگا, گورے کے پاس مذہب نہ ہونے سے جو نقصانات ہیں وہ نقصانات تمہاری سوسائٹی میں آ جائیں گے. کیا مطلب, زنا تمہاری سوسائٹی میں پھیلے گا, ہومو سیکشولیٹی تمہاری سوسائٹی میں پھیلے گی, اور بڑھاپے میں ماں باپ کو اولڈ ہاؤس میں جمع کرانا, یہ والی تمام چیزیں تم مغربی کلچر سے لے لو گے, جس پہ رکاوٹ کون ڈالتا ہے, مذہب. اور سائنس وہاں سے آئے گی نہیں تمہارے پاس, کیونکہ یونیورسٹیوں کا حال تمہیں پہلے سے معلوم ہے. نتیجہ شر ہی شر تمہارے ہاں پھیل جائے. گورے کے پاس شر ہے تو کچھ خیر بھی ہے, آپ کے پاس صرف شر ہی ہوگا. شرابیں عام ہو جائیں گی, قانون ان کے ہاں اتنا مضبوط ہے کہ شراب پی کے بھی ایک لمٹ ہے کہ اس سے زیادہ پینے کی اجازت نہیں ہے, اور ریپ کے بھی واقعات ہوتے ہیں لیکن پھر بھی قانون مضبوط ہے. جب آپ کے ہاں زنا پھیلے گا تو قانون تو مضبوط ہے نہیں, آپ کے ہاں ریپ کے واقعات ان سے زیادہ بڑھ جائیں گے, شراب کے واقعات ان سے زیادہ بڑھ جائیں گے. لمٹ کراس کو دیکھنے والا کوئی ہوگا ہی نہیں. اگر کسی پولیس والے نے آپ کو پکڑا کے آلہ لگا کے چیک کیا, 50 روپے آپ اس کو پکڑا دو گے, ٹھیک ہے, 2 بوتلیں اس کو بھی پلا دو گے. تو قانون تو ہمارے یہاں اس جیسا ہے نہیں. برائیاں آپ ان کی لے رہے ہو, مذہب کو آپ روک رہے ہو, ہٹا رہے ہو مولوی کو برا بلا کہہ کے, تو تھوڑی سی جو خیر ہے میرے بھائی مارکیٹ سے ختم. اور ایک آخری کر کے بڑھائی چلا جا رہا ہوں. میں نے بیان کیا تھا پٹھانوں کی تعریف کی کہ ان کا فیملی سسٹم بڑا مضبوط ہے, پشاور میں دیکھو اتنے چاچے اتنے مامے اتنے بچے ہوتے ہیں تبھی تو وہ چاچے مامے بنتے ہیں. کسی نے کہا مولوی صاحب کیا بات کر رہے ہو, پشاور میں بھکاری بھی اسی وجہ سے بہت زیادہ ہیں. او میرے بھائی آپ ہو گئے ہو پاگل, کیونکہ آپ مغربی میڈیا سے اتنے متاثر ہونا, اینالائز کرنا اور تجزیہ کرنا تو آپ کو آتا ہی نہیں ہے. اگر ہم لوگ نسل کم کر لیں تو اس سے بھکاریوں کی تعداد بڑھے گی, کم نہیں ہوگی, کیونکہ غریب آدمی کے پاس کمائی کا آپشن اس کی اولاد ہی ہوتی ہے. اولاد بھی روک لی نا تو وہ تو خودکشی کرے گا اور کچھ نہیں کرے گا وہ. کسی نے یہ بھی کمنٹ کیے کہ ہم نے اکثر مالداروں کے دیکھا ہے بچے ایک دو ہوتے ہیں تبھی وہ مالدار ہوتے ہیں, اور غریبوں کے بچے زیادہ ہوتے ہیں, کیونکہ زیادہ ہوتے ہیں اس لیے غریب ہو جاتے ہیں. یہ بالکل غلط ہے, معاملہ الٹا ہے. جو پہلے سے مالدار ہوتے ہیں ان کے بچے کم ہوتے ہیں, یہ نہیں کہ کم بچوں کی وجہ سے مالدار ہوئے, اور جو پہلے سے غریب ہوتے ہیں ان کے بچے زیادہ ہوتے ہیں, یہ نہیں کہ بچے زیادہ ہونے کی وجہ سے غریب ہوئے, بچے زیادہ ہونے سے ان کی غربت میں کمی آئی ہوتی ہے, اور مالداروں کی مالداری میں کمی آئی ہوتی ہے بچے کم ہونے سے. دیکھو ایک آدمی 1 کروڑ روپے کما رہا ہے, اگر اس کے بچے زیادہ ہوتے تو سارے اس کے ساتھ بزنس میں شریک ہوتے کہ نہیں ہوتے, اس کو تو نوٹ چھاپنے کی مشین بن جاتا وہ. ہمیں فیملی پلاننگ والے اور ہماری جو لبرل طبقہ ہے وہ بچوں پہ جو انویسٹ ہو رہا ہے وہ ایکسپینسز تو دکھا رہے ہوتے ہیں ہمیں. بچہ جو بہترین سورس آف انکم ہے اس سے آپ کو بالکل غافل کر دیا انہوں نے یہ شو کر دیا ہے کہ بچہ کھاتا ہے کھلاتا نہیں ہے, حالانکہ مشاہدہ یہ کہتا ہے اتنا کھاتا نہیں ہے جتنا کھلاتا ہے وہ. آپ سب یہاں بچے ہی تو تھے نا, میجورٹی یہاں جاب کر کے کما رہی ہے, اپنا بھی خرچہ نکال رہی ہے, اپنے بیوی بچوں کا بھی, ماں باپ کا بھی نکال رہی ہے خرچہ. اگر آپ کو آپ کے ماں باپ نہ ملتے تو کیا کرتے اس بڑھاپے میں؟ نہیں آئی میرا خیال ہے بات. اب یہاں پہ آخری سچی مچی کی آخری بات, اب آپ یورپ سے یہ لے رہے ہو بچے دو ہی اچھے والا فلسفہ, بچے دو ہی اچھے والا فلسفہ, یہ فلسفہ تو لے رہے ہو, لیکن جو ان کی حکومتوں میں ایک مینجمنٹ ہے کہ بوڑھوں کو وہ خود پالتے ہیں اور ان کی سورس آف انکم اتنی زیادہ ہے کہ بوڑھے اولاد پہ بوجھ بنتے ہی نہیں ہیں, یہ آپ کے پاس ویسے ہی نہیں ہے, تو نتیجہ کیا نکلے گا؟ بچے آپ کے ویسے ہی نہیں ہوں گے, بڑھاپے میں گورنمنٹ نے بھی نہیں پالنا آپ کو. آپ نے دو بچوں والا سیٹ اپ لے لیا کس سے؟ گورے سے, اور بڑھاپے میں وہاں گورنمنٹ پالتی ہے, वो गवर्नमेंट आपकी इतनी नेक नहीं है कि आपको बुढ़ापे में पाले वो। अगर किसी का ख्याल है हमारी हुकूमत इतनी अच्छी है कि बुढ़ापे में हमें हमारा इलाज होगा और हमारा गवर्नमेंट के अस्पतालों में वो वाला इलाज होगा जो आगा खान के अस्पतालों में लोगों का होता है, तो उसको चाहिए कि दो तीन थप्पड़ मारे, आंख खुल जाएगी उसकी इंशाल्लाह। ये ख्वाब में इस तरह की चीजें इंसान को आ जाती हैं। तो नतीजा क्या मिलेगा, ना गवर्नमेंट आपको सपोर्ट करेगी ना आपकी। आज अगर कोई बूढ़ा गरीब खा रहा है ना, गवर्नमेंट की वजह से नहीं खा रहा, बच्चों की वजह से खा रहा है। आपने बच्चे भी रोक दिए तो एक सोर्स ऑफ इनकम थी उसकी भी ऐसी की तैसी हो जाएगी। और गोरे की अगर औलादें ज्यादा होती तो आज जितनी तरक्की पर है इससे डबल तरक्की होती उनकी, क्योंकि ये बुढ़े हुकूमतों पे बोझ ना बनते, सोर्स ऑफ इनकम कमाने वाले बाजू ज्यादा हो जाते। जवान आदमी बोझ नहीं बनता, बच्चा और बूढ़ा बोझ बनता है। तो बचपन तो बहुत जल्दी खत्म हो जाता है, बुढ़ापा जल्दी खत्म नहीं होता। 30-30 साल 40-40 साल तक चलता है बुढ़ापा, 60 साल के बाद शुरू, और पाकिस्तान में तो 50 साल के बाद बुढ़ापा शुरू है। तो 40-40 साल आप गवर्नमेंट के खर्चे पे, और गवर्नमेंट कहां से कमाएगी, वो भी तो अफराद से ही कमाती है। तो आपको पाकिस्तान को तरक्की देना है तो और बहुत सारे जराए भी इस्तेमाल करें, उन बहुत सारे जराए में ग्रोथ रेशो को बढ़ाना भी है। अगर कम कर दिया तो तरक्की बढ़ने के बजाय और कम हो जाएगी। अभी भी समझ में नहीं आया तो फिर बुढ़ापे में ये बातें समझ में आ जाएंगी। किसी ने कहा पैसा कमाओ बुढ़ापे में नौकर रख लो, अव्वल तो ये बात गलत है, नौकर तुम्हारे क्या मोहब्बत थोड़ी देगा, वो तो तनख्वाह के लिए है। लेकिन सवाल पैदा होता है नौकर बुढ़ापे में क्या करेगा फिर, नहीं ये बात, आपने बुढ़ापे के लिए नौकर रख लिया, आप तो कह रहे हैं दो बच्चे ही अच्छे, ये तो सबको तरकीब दे रहे हैं ना, तो नौकर बुढ़ापे में क्या करेगा, वो किसको रखेगा, वो भी नौकर रखेगा, इसका मतलब वो खुद सेठ है, वो सेठ होता तो तुम्हारा नौकर क्यों होता फिर वो। ऐसे ही ठीक है भाई, जैसे चल रहे हो ना ऐसे चलते रहो, आप बच्चे दो ही अच्छे, खुलासा यही निकला कि बच्चे क्या है, दो ही अच्छे। तो अपनी लाइफ को बर्बाद कर लो मेरे भाई, हम तो अल्लाह का शुक्र है हमारे औलादें हो गई, आपने मेरे चेहरे पे कभी गम के आसार नहीं। लोग कहते हैं मुसाफिर पैसा आ रहा है, अबे भाई हमारे पास तो अब थोड़े माली हालात अच्छे हुए हैं ये 1-8 साल में, हम तो मेंबर पे इसी तरह पहले से भी खुश हैं, अब भी खुश हैं, अपने अमाल की वजह से नहीं, मैं बड़ी दावे नहीं कर रहा, बच्चों की वजह से, बेगमों की वजह से, हम नेचर से बगावत नहीं करते। समझते हो कि नहीं समझते हो, अल्लाह खुशी रखे आप लोग की कहीं नजर ना लग जाए। बात अब जब भी कोई तारीफ की बात की है ना, कोई ना कोई टेंशन आई है मुझे, जब भी मैंने मेंबर पे कोई कहा है ना यूं, तो कुछ ना कोई टेंशन, कोई नजर लगा के जाता है कम वक्त। तो ये मैं खुश नहीं हूं मेरे भाई, मेरे तो बदामालिया है, अल्लाह ने सत्तारी का मामला किया हुआ है। अगर और हम नेक होते तो शायद बहुत ही अच्छे होते, ये भी ना समझें कि हमको बुरे आदमी है। लेकिन इतनी बात जरूर है, अल्लाह ने मौलवियों को खुश इसलिए रखा है कि वो नेचर से बगावत नहीं करते। वक्त पे शादियां भी होती हैं, दबा के बच्चे भी होते हैं, बच्चों की खुशियां मिलती हैं। एक आध आड़ा तिरछा तो हर घर में होता है, लोग मिसालें देते हैं, वो देखो फलां का बच्चा कितनी बड़ी टेंशन मना। अबे एक आध आड़ी तिरछी चीजें हर घर में, वो नजरें बस से बचाने के लिए होती हैं। किसी है ना, हमारे हजरत मुफ्ती रशीद अहमद साहब रहमतुल्लाह की सेहत बहुत खानदानी थी, 80 साल के करीब पहुंच गए थे लेकिन कोई बीमारी नहीं थी। और हजरत के वालिद साहब ने, जो मेरे शेख थे ना, उनके वालिद साहब ने 90 साल की उम्र में दूसरी शादी की है। मैंने पहले बताया था 80 साल में, बाद में तहकीक हुई 90 साल में, और उनके औलाद भी हुई। टेंशन वाले आदमी को ऐसा हो सकता है, 90 साल में दूसरी शादी और फिर औलाद भी हुई है, समझता रहने दो, तुम लोग अफोर्ड नहीं कर सकते है। मैं माजरत चाहता हूं, ठीक है, ये क्यों है, ये आपको मिलेगा और बहुत सारे लोगों में मिलेगी चीज, सिर्फ इसलिए कि वो मौलवी नेचर से बगावत, जो सही मौलवी होगा। और अंग्रेज नेचर से बागी है, अंग्रेज क्या है, नेचर से बागी, वो फितरत पे नहीं है मेरे भाई। तो आप जब फितरत से हटोगे ना तो बर्बाद हो जाओगे आप। तो 90 साल में, तो हमारे हजरत की भी सेहत बहुत टाइट थी, हजरत 80 साल में फरमाया करते थे मैं बिल्कुल जवान हूं, मतलब यह था मेरी शादी होगी बच्चा पैदा होगा, ये साफ लफ्ज में नहीं कहते थे लेकिन वैसे बताते थे कि मैं बिल्कुल यंग हूं, क्योंकि हजरत के लिए रिश्ते आते थे 80 साल की उम्र में भी, तो हजरत इंकार कर देते थे। हजरत की राय ये थी कि दूसरी शादी नहीं करनी चाहिए, उनकी एक जाती राय थी, तो वो निजी एक तौर पे उन्होंने गौर किया था ना, ओवरऑल तो उनके उस पर तहकीक ही नहीं की उन्होंने, तो उनका ये था कि मैं अगर दूसरी करूंगा तो मैं दीन के काम कर रहूंगा नहीं, वरना यानी रिश्ते आते थे रिजेक्ट कर देते थे ना। तो किसी ने कहा कि हजरत शायद उम्र ज्यादा हो गई है हजरत की, फरमाया ऐसा बिल्कुल भी नहीं है, मैं बिल्कुल जवान हूं। میں جو رشتوں کا انکار کر رہا ہوں اس لیے کہ میں دین کا کام کر رہا ہوں تو میں پھر اس کاموں سے رہ جاؤں گا. لیکن ہماری رائے یہ ہے کہ بھائی علماء نہیں کریں گے تو عوام کیسے کرے گی؟ یہ بھی ایک دین ہی کا کام ہے, عوام کو پروموٹ کرنا, عوام کو اس میں موٹیویٹ کرنا. تو اب کیا تھا, اتنی ٹائٹ صحت تھی لیکن حضرت کو ایک بیماری تھی. کبھی کبھار حضرت کی باڈی میں ہلکا ہلکا درد ہوتا تھا جو دو دو تین تین دن چلتا تھا. حضرت فرمایا کرتے تھے, ہومیوپیتھک ڈاکٹر بھی تھے مفتی رشید احمد صاحب رحمہ اللہ, فرماتے تھے میرے پاس اس کا علاج ہے, میں وہ میڈیسن کھاؤں یہ درد ٹھیک ہو جائے گا, لیکن میں ہونے دیتا ہوں. اس لیے ہونے دیتا ہوں کہ بالکل بھی کوئی بیماری نہیں ہے تو تھوڑا سا تو کچھ ہونا نہیں. آئی بات, تھوڑا سا چلو یار, اب یہ کیا ہر ہر چیز میں دوا لو, یہ ہو رہا ہے آج کل دیکھو نا, چھینک آئی آہا خان ہاسپٹل میں ٹیسٹ کے لیے چلے گئے, ذرا سا کچھ یوں ہوا تو فلانے چلے گئے, یہ کر لیا, ذرا ذرا سی باتوں سے پاگل ہو جاتے ہیں. وہ بھائی اس کو تھوڑا بہت چلتے رہنے دو, زندگی پورا سکون جنت کے علاوہ کہیں بھی نہیں ملے گا. بیگم پوری سیدھی ہو ہی نہیں سکتی, تھوڑا بہت آڑی ترشی رہے گی. اور آپ بھی پورے سیدھے, عورتوں کو بھی میں کہتا ہوں, میاں پورا سیدھا نہیں ملے گا تمہیں. جتنے میاں مارکیٹ میں آ رہے ہیں تھوڑے بہت آڑے ترشے ہیں. نان نفقہ پورا دے رہا ہوگا تو اخلاق کا صحیح نہیں ہوگا, اخلاق اچھے ہوں گے تو کنجوس ہوگا. بیگم کہتی ہے میرے سے بات تو بہت تمیز سے کرتے, پیسے نہیں دیتے کبھی بھی, اور جو پیسے دے رہا ہوگا بات تمیز سے نہیں کرتا. بات بھی تمیز سے کر رہا ہے, بیوی کو عزت بھی دے رہا ہے, پیسہ بھی دے رہا ہے, لڑکیوں کے چکر میں پڑا ہوا ہوگا, کیونکہ پھر اخلاق سب سے ہی اس کے بہت اچھے ہیں, بیگم سے بھی اچھے ہیں, انٹیوں سے بھی. عورت کو یہ تکلیف ہوگی. پورا سیدھا بھائی دنیا میں کوئی بھی نہیں ہوتا. ایک خاتون نے تو بتایا میرا میاں بہت اچھا ہے, میلا بہت ہے, گندا ہے, نہاتا نہیں ہے. آ رہی ہے بات سمجھ میں؟ تو دنیا میں کوئی نہیں صحیح ہو سکتا پورا, تو تھوڑے بہت غم تو ہر ایک کے ساتھ کیا ہوں گے بھائی, چلیں گے. تو ہمارے اس کی بات بڑی پیاری تھی, میں بڑا سیکھنے کو ملا. فرمایا تھوڑا سا مجھے نا وہ درد ہوتا ہے, میں کہتا جانے دو یار, ٹھیک نہیں کیا, سمجھتے ہو. اور پھر حضرت کو جب طبیعت خراب ہوتی تھی زیادہ علاج ولاج نہیں کرتے تھے, تو ہم گئے حضرت کی عیادت کے لیے نا, ہم نے کہا حضرت آپ کی طبیعت بہت خراب ہے, ہاسپٹل چلے ہیں. فرمایا کہ اب عمر 80 سال ہو گئی ہے, ابھی بھی مرنا نہیں ہے تو کب مریں گے, مرنے دو آرام سے مجھے, ٹھیک ہے, ٹینشن نہیں لی یار. اور انتقال ہو گیا ہو, حالانکہ وہ شاید ہاسپٹل چلے جاتے تو شاید بچ جاتے, لیکن وہ تو اللہ کی طرف سے مقدر ہے, ہم تو اسباب کے لحاظ سے بات کر رہے ہیں. تو حضرت فرمایا کرتے تھے اب میری عمر اتنی زیادہ ہو گئی ہے, اب مجھے مرنے دو بھائی, بیمار ہو رہا ہوں تو ہونے دو. کیسے ریلیکس ہیں یا نہیں ہے کیا کہ اب اتنی زیادہ. حضرت فرمایا کرتے تھے میں جب 60 سال کا ہوا تو مجھے زندہ رہتے ہوئے شرم آنا شروع ہو گئی, ٹھیک ہے. 63 سال کا جب ہوا نا تو فرمایا مجھے پھر شرم آتی تھی کہ نبی صلی اللہ علیہ وسلم 63 سال کی عمر میں آپ کا انتقال ہو گیا, تو ہم 63 سال سے بھی زیادہ ہیں یار, ہماری ویلیو نبی سے زیادہ تھوڑی ہے. تو 63 سال کے بعد حضرت فرماتے ہیں مجھے شرم آتی ہے زندہ. وہ شرما شرمی میں 80 سال تک زندہ رہے ہیں, کیونکہ خوش تھے, ٹینشن نہیں لے رہے تھے, نیچر کے مطابق چلتے تھے, فطرت کے مطابق. بر وقت شادیاں ہوئی ہیں ان لوگوں کی, اولادیں ہوئی ہیں, بہوئیں دیکھی, پوتے دیکھے, نواسے دیکھے, یہ ہے نیچرل لائف. اگر آپ اس لائف سے دور ہٹ گئے تو چند دنوں کے مزے ہیں لڑکیوں سے دوستیوں کے, اس کے بعد یہ ایسے انگارے ہیں نا, ایسے انگارے ہیں جو تمہیں ایسی ٹینشن دے گا نا. دیکھو جوانی کی مستیاں بہت جلدی ختم ہوتی ہیں, بہت جلدی, ٹائم نہیں لگتا. اس لیے میں نوجوانوں سے کہتا ہوں فوج فلمیں اور یہ سب چیزیں چھوڑ کے شادیوں پہ سیٹ ہو جاؤ. میں اللہ نے مجھے کہاں سیٹ کر دیا, شادیوں پہ ایسا سیٹ کیا ہے نا نکل ہی نہیں پا رہا میں اس سے, آٹو پہ ہو گیا ہوں میں. جب میری تیسری شادی ہوئی نا تو لگنے کا اب آپ چوتھی بھی کریں گے, میں نے کہا اب تو میں نہیں بھی کروں گا تو میرا باپ بھی کرے گا اب تو, کیونکہ میں آٹو پہ آ گیا ہوں. اب خود بخود ہو رہی ہیں, ایک پہلی شادی مشکل ہوتی ہے, دوسری اور زیادہ مشکل ہوتی ہے, تیسری میں انسان سوچتا ہے کہ کروں کہ نہیں کروں, اگر کر لینا تو چوتھی میں آٹو پہ آ جاتا ہے وہ. یہ ایک نسخہ بتا رہا ہوں آپ لوگوں. کل ایک صاحب یہاں تھے, مجھ سے ملنے کے لیے آیا تو میں پکڑائی میں نہیں آ رہا نا, یوں یوں جا رہا ہوں, یوں یوں آ رہا ہوں, میرے بیسیوں کام ہوتے ہیں. اب وہ مجھ سے مل رہے ہیں, میں نے کہا چلتے چلتے ملو. انہوں نے کہا یار آپ رک کیوں نہیں رہے؟ میں نے کہا میں آٹو پہ ہوں. میں کس پہ ہوں؟ میں نے کہا مجھے روکنے کے لیے بڑی اسٹرگل کرنی پڑے گی, کیونکہ میں اگر رکنا شروع ہو جاؤں میں گھر تک پہنچ ہی نہیں سکتا. میں یہاں سے نکل کے گھر پہ جاتا ہوں, 10 آدمی لائن میں کھڑے ہوئے ہوتے ہیں, میں تو ملتے ملتے 1 گھنٹے بعد گھر پہنچوں گا, تو گھر میں جو مجھے جھاڑ سننے کو ملے گی वो मैं नहीं बर्दाश्त कर सकता, मैंने अपना बटन ऑन करके छोड़ दिया है चलने वाला। तो चलते 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 सेल्फी भी, चलते 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 भी खुलासा कलाम का ये निकला, मौलवियों से इतनी वहशत मत करो जितनी तुम करते हो, तुम्हें नेचर का रास्ता मौलवी ही बताएगा जो सही मौलवी है, और उसी नेचर पे चलो, टाइम पे शादी करो, दबा के बच्चे पैदा करो और बच्चों की शादियां करो, अल्लाह पे तवक्कुल करो, बहुएं लाओ, पोते लाओ, नवासे लाओ, गुर्बत है तो इंजॉय करो, गुर्बत को क्या करो, इंजॉय। हमारे नबी को तो एक वक्त खाने को मिला, दूसरे वक्त नहीं मिला, इंजॉय करो गुर्बत को यार, इसका अपना मजा है। ताने बेरोजगार को जब घर से भी ताने तो घर से बाहर निकलता है वो, दोस्त भी कहते हैं तेरे पास जेब में तो गुटके के पैसे नहीं है, वापस घर चले जाओ, दो चार दफ कैसे होगा, आदत हो जाएगी। एक आदमी ना किसी नजूमी के पास गया और गरीब आदमी था, नजूमी ने कहा कि उसका हाथ बात देख के कहा कि तुम्हें 10 साल तक मजीद तुम गरीब रहोगे। वो खुश हुआ कि यार 10 साल के बाद कोई अच्छी रिपोर्ट आएगी। उसने कहा कि फिर 10 साल के बाद क्या होगा, उसने कहा फिर गुर्बत की आदत हो जाएगी तुम्हें, गुर्बत की टेंशन लेना तुम छोड़ दो। तो अल्लाह ताला हम सब की अच्छे की रिपोर्ट रखे, खुशियां दे हमको, खुश रहने की तौफीक अता फरमाए। कोई टेंशन हो तो गम करते हुए मत, मतलब भी बगैर टेंशन के खामखा के गम ले रहे हो, ये बहुत बुरी हरकत है।